அஸ்ஸலாமு அலைக்கும் வரஹ்மத்துல்லாஹி வபரகாத்துஹு. அல்ஹம்துலில்லாஹி பிநேமத்திஹி ததிம்மு ஸாலிஹாத். லா ஹௌல வ லா குவ்வத இல்ல பில்லாஹ். லா ஹௌல வ லா குவ்வத இல்ல பில்லாஹ். நஹ்மதுஹு வ நுஸல்லி அலா ரசூலஹில் கரீம். அம்மா பஅது, ஃபவுஸு பில்லாஹி மினஷ் ஷைத்தானிர் ரஜீம். ரப்பி ஷ்ரஹ் லீ ஸத்ரீ வ யஸ்ஸிர் லீ அம்ரி வாஹ்லுல் உக்தத்தம் மின் லிஸானி யஃப்கஹு கௌலி. ரப்பி யஸ்ஸிர் வ லா துஸ்ஸிர் வ தம்மிம் பில் ஹைர். தௌரே குர்ஆன் 2021 DQ 21. ஆஜ் இஸ்மே ஸே ஹம் 9th பாரா கரேங்கே. அல்லாஹ் தஆலா கி தௌஃபீக் ஸே உஸ்ஸே மதத் மாங்கதே ஹுவே ஔர் உஸ்பே நஜ்ரே லகாதே ஹுவே கி வோ ஹமாரே வக்த் மே ஹமாரி சமஜ் மே பர்கத் தே ஔர் ஹம் இஸ்ஸே பெஹ்தரீன் தரீகே ஸே பர்பூர் தரீகே ஸே ஃபாயதா உடாயே. ஔர் அப்னே லியே ஜரூர் துஆ கியா கரேன் கி அல்லாஹ் முஜே மேக்ஸிமம் லேனே வாலோ மே பனா தே. யானி மே உன் லோகோ மே ஸே நா ஹூ கி ஜின்கி இபாதத் கா பூரா நீ கபூல் ஹோகா. ஹதீஸ் மே ஆதா கி குச் லோகோ கி நமாஸ் கா குச் ஹிஸ்ஸா கபூல் ஹோதா. யானி டிஃபரண்ட் ரேஷியோஸ் ஹே. தோ ஹம் இஸ் வக்த் ஜித்னா வக்த் லகாயே ஜித்னி ஹமாரி இஸ் வக்த் எஃபர்ட் ஹோகி உத்னா ஜியாதா அல்லாஹ் தஆலா ஆப்கே லியே இஸ்கோ ஆசான் கரேங்கே ஔர் மேரே லியே பி. தோ தோடா ஸா பாரே கே முதல்லிக் தேக் லேதே ஹே கி ஹமே இஸ் பாரே மே கியா குச் மில்னே வாலா. தோ யாத் ரக்கி காலல் மலா இஸ் லஃப்ஸ் ஸே யே பாரா ஷுரூ ஹோதா ஹே. பிச்சலே பாரே கே சாத் ஹமேஷா கி தரா ரப் ஜோட்கர் தேக் லேதே ஹே கி ஹர் நபி நே ஜப் பி அல்லாஹ் கா பைகாம் தியா தோ உஸ் மாஷ்ரே கே இன் லீட்ஸ் ஜோ தே ஜோ வோ லோக் ஜின்கே முஃபாதாத் பே சோட் படத்தி ஹே ஜின்கே லைஃப் ஸ்டைல் பே தன்கீத் ஹோத்தி ஹே அல்லாஹ் கே நபி கி பாத் சுன்தே ஔர் மான்தே ஹுயே வோஹி பாத் கர்தே ஹே. چونکہ انبیاء کرام کا قصے پچھلے پارے سے شروع ہوئے اور میں نے کہا تھا کہ آپ کو تھوڑا سا اس بارے اس میں بتاؤں گی کہ اس کے اندر ہم کیسے تو انشاءاللہ اس کو ہم دیکھیں گے. لیکن اگر اس وقت آپ اس چیز پہ فوکس کریں کہ پارے کا پہلا لفظ کیا ہے قال الملأ ہاں سردار ان لیڈز ملأ وہ لوگ ہوتے ہیں جن کے روب سے دل بھرے ہو نا اور جن کا دلوں پہ اثر ہو مروبیت ہو ஜிஸ் தர கே ஸ்டார்ஸ் கே லீஜே அப்படி ஜுபான் மே பத மஷூர் லோக் ஹோத்தே ஜின்கே ரூப் மே ஆக்கர் லோக் அமூமன் அல்லா தாலா கி பாத் சோடனை தயார் ஹோஜாத்தே ஒரு முக்திஃப் லோகோ கே ஜனோ பே முக்திஃப் சீன் கி மரூபியத் ஹோத்தி ஹே. தமாம் லோக் ஜோக்கே கிசி கே சஹர் மே முப்தலா ஹோ மாஷரே கே படே லோக் ஆப் இன்கோ கே சக்தே இன்கி தரஃப் இஷாரா பிச்சலி ஆயத்தோ மே பிச்சலே பாரே மே ஹஜரத் ஷுஐப் அலைஹிஸ்ஸலாம் கி கௌம் கா தஸ்கரா தா. யஹா உசி நாம் ஸே இஸ்கா தஸ்கரா ஆ கயா கி யே வோ கௌம் தி கி கௌம் கே படே. தோ சந்த் சீஜே லே லீஜியே தாக்கி பிச்சே ஸே ஆப்கா ரப் ஜுட் ஜாயே. ஹம் ஹஜரத் நூஹ் அலைஹிஸ்ஸலாம் ஸே அம்பியா கிராம் கே கிஸ்ஸே சமஜ்னே ஔர் படனே ஷுரூ கர் சுகே ஹே. யாத் ரக்கியே கி யஹா அம்பியா கிராம் கே தஸ்கரே கஸஸு நபியீன் கி ஜிம்மன் மே ஹே. அல்லா தாலா நே முக்திஃப் அத்வார் மே பைகம்பர் பேஜே அம்பியா கிராம் பேஜே தே உன் மே ஸே இப்ராஹிம் அலைஹிஸ்ஸலாம் ஸே தீன் கௌமே பஹலி ஜின்கோ ஹம் தேக் சுகே ஹே. ஹஜரத் நூஹ் கி கௌம், ஹஜரத் ஸாலிஹ் கி கௌம் ஔர் ஹஜரத் ஹூத் கி கௌம். இன்கோ ப்ரீ அப்ராஹிமிக் பி கஹதே ஹே. பிர உஸ்கே பாத் தீன் இன்கே பாத் கி கௌமே ஹே. யே கிஸ்ஸே ஆப்கோ சே கௌமோ கே அமூமன் திகேங்கே. ஹஜரத் லூத் அலைஹிஸ்ஸலாம் ஜோ தே வோ ஹஜரத் இப்ராஹிம் அலைஹிஸ்ஸலாம் கே ஹம் அஸர் தே ஔர் வோ பில்குல் இஸ் தரீகே ஸே அப்னே ஆப்கோ ஆப் கே சக்தே ஹே கே ஜிஸ் தரா ஸே ஆப் கே சக்தே ஹே கே பச்சா படா ஹோதா ஹே நா தோ ஷுரூ மே உஸ்கி மென்டாலிட்டி குச் ஔர் ஹோத்தி ஹே வக்த் கே சாத் சாத் பிர குச் ஔர் ஹோனே லக்தி ஹே. தோ பிச்சலி கௌமே யானி இப்ராஹிம் சே பஹலே கே தௌர் கி ஜித்னி கௌமே உன்கா படா ஜுர்ம் ஷிர்க் தா. கியோகி ஷிர்க் ஹி வோ பீஜ் ஹே ஜிஸ்ஸே ஹர் குனா கா பௌதா உக்தா ஹே. பிச்சலி கௌமோ கா ஹம் தஸ்கரா தேக் சுகே லேகின் இஸ் வக்த் ஜோ கௌமே ஷுஐப் கா தௌர் ஹம் பட் ரஹே ஹே உஸ்மே ஆப் கே சக்தே ஹே கே இஸ் கௌம் கே அந்தர் ஷிர்க் சே ஜியாதா மாலி பிகாட் பேதா ஹோ சுகா தா. தோ வக்த் கே சாத் அகர் பிமாரி கா இலாஜ் நா கியா ஜாயே தோ உஸ்கா நுக்ஸான் கியா ஹோதா கி வோ பிமாரி பிர படத்தி ஜாத்தி ஹே ஔர் ஃபைல்தி ஜாத்தி ஹே ஔர் உஸ்கோ ஹம் அப்னி ஜிந்தகி மே அகர் நா நிகாலே தோ ஏக் தின் ஆயேகா கி வோ பிர படத்தே படத்தே ஏக் நாசூர் பன் ஜாதா ஹே ஔர் ஏக் ஐசி சீஸ் பன் ஜாத்தி ஹே கி ஜோ ஆப்கோ பிர காபிலே இலாஜ் நஹி ரஹ்தி வோ பிமாரி. तो यहाँ हम कौमित शरीफ का तस्करा पढ़ रहे हैं, जो इंशाल्लाह अभी हम आयतें शुरू करेंगे तो उसमें आप लोगों को दिखेगा भी, और आप इसको बेहतरीन तरीके से समझने के लिए हम जब आगे सूरत हूद पे जाएंगे तो आप इसको मजीद अच्छी तरह से समझेंगे इंशाल्लाह ताला। यहाँ हम देख रहे हैं कालल मलाऊ के बाद हमारे पास अलकलबुल बाखिस अनिल हिदाया। हम सब इस वक्त कुरान पाक को हिदायत की तलब लेते हुए सुन रहे हैं अल्हम्दुलिल्लाह। कुछ लोग पहली बार सुन रहे हैं, कुछ कई बार सुन चुके। हर एक का सुनना सर आंखों पे है, अल्लाह ताला को वो बंदा अच्छा लगता है कि जो उसकी किताब को सीखने के लिए आता है। हिदायत की तलब में आज हम जिस चीज की तलब रखेंगे वो क्या है इस पारे के साथ जो इसका मरकजी ख्याल है, आयत 179 सूरत अल-अराफ। وَلَقَدْ زَرَعْنَا لِجَهَنَّمَ كَثِيرًا مِنَ الْجِنِّ وَالْإِنْسِ لَهُمْ قُلُوبٌ لَّا يَفْقَهُونَ بِهَا وَلَهُمْ أَعْيُنٌ لَّا يُبْصِرُونَ بِهَا وَلَهُمْ آذَانٌ لَّا يَسْمَعُونَ بِهَا أُولَئِكَ كَالْأَنْعَامِ بَلْ هُمْ أَضَلُّ أُولَئِكَ هُمُ الْغَافِلُونَ। اور ہم نے ایسے بہت سے جن اور انسان دوزخ کے لیے پیدا کیے ہیں جن کے دل ایسے ہیں کہ جن سے یہ نہیں سمجھتے, और जिनकी आंखें ऐसी हैं जिनसे नहीं देखते, और जिनके कान ऐसे हैं कि जिनसे ये नहीं सुनते। ये लोग चौपायों की तरह हैं, बल्कि ये इनसे भी ज्यादा गुमराह हैं, और यही लोग गाफिल हैं। बहुत ही डराने वाली आयत है। तो आज का हमारे पारे का जो मौजू है और दिल की जिस कैफियत को हम देखेंगे वो क्या है, अल-क़ल्बुल्लज़ी ला यफ़क़हू, ना समझ दिल, वो दिल जिनके अंदर फिक्र नहीं होती, वो दिल जो समझना बूझना नहीं चाहते। और यहाँ अगर आप गौर करके देखें तो लफ्ज़ फिक्र जो है आपके सामने आ जा रहा है, हमारे यहाँ बहुत ही मारूफ दिल है लफ्ज़ है। एक लफ्ज़ होता है इल्म, जो इस वक्त आप और मैं ले रहे हैं। इल्म से फिक्र का दर्जा कैसे है, आप कह सकते हैं कि फिक्र के मानी इल्म हाजिर से इल्म गायब तक पहुँचने के हैं। इल्म का लफ्ज़ आम है, फिक्र का लफ्ज़ खास है। या मैं एक छोटी सी बात कह दूं कि हमारे यहाँ फिक्र के लफ्ज़ को जिस अंदाज से पेश किया जाता है ये वो नहीं है। हमारे यहाँ तो मसल की इख्तलाफात का नाम फिक्र रख दिया, जी आपकी फिक्र ये कहती, हमारी ये फिक्र कहती। हालांकि फिक्र डीप अंडरस्टैंडिंग को कहते हैं। जितना ज्यादा आप दिल को इन्वॉल्व करते जाते हैं अपने इल्म के लेने और देने के अंदर, उतना ही ज्यादा आपको ज्यादा से ज्यादा कुरान भी समझने लग आता है। आप कह लीजिए कि सीखे हुए इल्म के अंदर जब दिल इन्वॉल्व हो जाता है तो वो फिक्र बन जाती है। इल्म असूल शरिया व फरूहा, ये इस्लामी शरीयत के इल्म और उसकी कह लीजिए कि ब्रांचेस के अंदर ये इल्म आता है। और ये बहुत ही खूबसूरत लफ्ज है जिसको आज हम पढ़ने और सीखने वाले हैं। तो कुछ लोग ऐसे होते हैं कि जो समझते नहीं, जो बूझते नहीं। आप कहेंगे कि समझ बूझ तो दिमाग का काम है, ये हमारा तो नहीं है। आज एक बहुत बड़ी गलत फहमी से इंशाल्लाह ताला आप बाहर निकलेंगे। लिखिए चंद बातें कि दिल का काम क्या है। अगर कोई बाहर आम तौर पे चेक करे और पूछे कि दिल जिस्म में क्या काम करता है, तो मेरा ख्याल है कि एमएस अक्सर लोग कहेंगे ये पंप करता है। थोड़ी बहुत साइंस जो पढ़ी होगी उसकी रोशनी में हम इसको दिल के चार चैम्बर्स और इस तरह की बात पे ले आएंगे, लेकिन हकीकत यह है कि दिल का काम जिस्म में सोचने का है। क्या आपको हैरत हुई इस बात पे? हैरत ना कीजिए, यकीन कीजिए कि ये दिल है वो जो आपको इस वक्त भी यहाँ लेके बैठा हुआ है। बहुत सारी चीजें, चंद नोट्स दूंगी आपको आज अल-क़ल्बुल, इस दिल के समझने के लिए कि ये दिल है वो दिल जिसको आप अपनी जिंदगी में अगर होशियार कर लें तो बहुत सारी बातें जो अकल में आ चुकी होती हैं लेकिन हम उसको नहीं अमल में लाते। जिस दिन कोई चीज दिल के दिमाग ने समझ ली उस दिन आप उसको समझ जाएंगे। है दिल बज़ाहर में गोश्त का एक छोटा सा टुकड़ा, लेकिन बहुत ही अजीबोगरीब चीज है। आप इस टुकड़े की मिसाल एक समंदर से दें जो बज़ाहर बड़ा पुरसकून और हमवार होता है, लेकिन उसके अपने अंदर ज्वार भाटे होते हैं, बेकराम वसतें हैं, लामहदूद गहराइयां। और ये समंदर ही को मालूम है कि उसके अंदर कितनी किस्म के हैवानात हैं, कितनी किस्म की नबातात हैं। जब लोगों ने सी वर्ड के ऊपर गौर फिक्र किया तो हैरान हो गए। उसको तो आज ना देखे, लेकिन आज हम ये कह सकते हैं कि दिल दरिया समंदरों डूंगे। बचपन से आपने एक जुमला पढ़ा सुना होगा, तो हमारे दिल की मिसाल समंदर की है। जिसने भी सही मानों में दिल पर गौर किया वो जान लेगा कि दिल की हालत में भी इंसान को हैरत के समंदर में डुबो देती है। अगर आप अपने ही इस दिल को आज जो पढ़ने लगे हैं और दिल में कैसे कैसे तगैयुरात पैदा होते हैं, कैसे हालात और वाकयात हैं, ये दिल है जिसकी वजह से आपका अखलाक वो है जो आज आपका अखलाक है। ये दिल है जिसकी वजह से आपकी सिफात जो हैं वो मौजूद हैं, यानी आपकी पूरी पर्सनैलिटी, छोटी चीजें या बड़ी, इस छोटे से दिल की वजह से हैं। आप कह सकते हैं कि दिल की कैफियत जिस्म में रिमोट कंट्रोल की है। क्यों? अल्लाह के नबी ने फरमाया और वो हदीस आप बहुत दफा सुनते आते हैं कि खबरदार के बदन में एक गोश्त का टुकड़ा जब वो समर जाता है तो सारा जिस्म समर जाता है, और वो खराब हो जाए तो सारा जिस्म खराब हो जाता है। और ये सही बुखारी की रिवायत है 51, नोमान बिन बशीर इसके रावी हैं। तो क्या पता चला कि दिल की अहमियत जिस्म में बहुत है। दिल खुल जाए तो अमल करना आसान, दिल बंद हो जाए तो नेकी करना मुश्किल, दिल सीधा रहे तो हम सीधे, दिल इस्तकामत पे रहे तो हम इस्तकामत पे हैं। मुस्नद अहमद की रिवायत है अनस बिन मालिक से, अल्लाह के नबी ने फरमाया ला यस्तकीमुल ईमान, ईमान कायम रह ही नहीं सकता किसी बंदे का, हत्ता यस्तकीम कल्बुहु, बंदे का ईमान उस वक्त तक दुरुस्त नहीं होता जब तक इसका दिल दुरुस्त ना हो, और दिल उस वक्त तक दुरुस्त नहीं होता जब तक इसकी जुबान दुरुस्त ना हो, और कोई भी शख्स उस वक्त तक जन्नत में नहीं जा सकता जब तक इसका पड़ोसी इसकी अजियत से महफूज ना हो जाए, यानी इसकी जात पड़ोसी के लिए बायस अमन ना हो जाए। और वो जो आपने हदीस बहुत दफा सुनी है ना कि गुनाह करें तो दिल पर एक स्याह धब्बा पड़ता है, फिर तौबा करने पे वो दोबारा चमकता जाता है, वही हदीस इब्ने माजा की है 4244 में किताबो जोहद में, आप बाद में खुद भी देख सकते हैं। तो आज हम थोड़ा सा कल्बे इंसानी को साइंस की रोशनी में देखेंगे, और आप पूछ सकते हैं कि ऐसा क्यों कर सकते हैं। तो याद रखिए कि इंसानी रूह का असल मकान दिल है। हमारे जहन को हमारे दिल का आला यानी इंस्ट्रूमेंट कहा जाता है। जैसे एक चाबी ताले को खोलती है ना, बिल्कुल कल्बे इंसानी भी एक ऐसी चाबी है कि जिसके बाद हमारे अंदर अफकार के, हमारे अंदर रुझानात के दरवाजे खुलते ही जाते हैं। और जब आप कुरान सुन्नत की नजर में जिस्म के सोर्स को मेडिकल लाइन की रोशनी में देख लें तो आप कह सकते हैं कि कुरान ने दिल को जहां भी पेश किया वो जहानत का मंबा बयान किया। हम अक्सर बचपन से सुनते आते हैं दिमाग सोचता है, कुरान कहता है दिल सोचता है, अभी आपने पढ़ लिया है ला यफकहून, दिल उनके सुनते ही नहीं समझते ही नहीं है। 19वीं सेंचुरी तक यही समझा जाता था कि इंसान का दिल जिस्म में बस एक पंप का काम करता है, और वो पंप करता है और ब्लड जिस्म में घूमता रहता है। लेकिन 20वीं सेंचुरी जिससे हम गुजर के आए, इसके मिडल में साइंस ने पहली दफा ये बात डिस्कवर की कि इंसानी दिल में भी इंसानी दिमाग की तरह के जहानत के हुलियात पाए जाते हैं, यानी जो हमारे कह लीजिए कि सोर्स ऑफ इंटेलिजेंस है ना, ये दिमाग के साथ दिल में भी है। बल्कि जब ये चीज डिस्कवर हुई तो फिर तो दिल को सोर्स ऑफ द इंटेलिजेंस कहने लग गए, और जब ये बातें आम हुई तो लोगों के लिए एक बहुत बड़ी हकीकत थी। और हम मुसलमानों के लिए इसमें और खुशी है कि वो हकीकत जो दुनिया को 20वीं सदी में आकर मिली, कुरान ने 1400 साल पहले कह दी कि इनके दिल हैं लेकिन वो नहीं समझते, लहुम कुलूबुल ला यफकहून बिहा। आज इस बात पे गौर करते हुए आप खुद महसूस करेंगे कि आज मैं आप दिल की सफाई के लिए क्यों बैठे, क्योंकि दिल ही से सारे ख्यालात, सारे फैसले, सारे इरादे जाते हैं। वो कहते हैं ना कि जिस चीज पे दिल आ जाए, अगर आप मोहब्बत की जुबान में देखे तो शक्ल और सूरत को देखे बगैर बस दिल आ गया, अगर गलत चीज देखने लगे तो दिल आ गया, आप कुरान की तरफ आ गए तो आपका दिल आ गया ना। अल्हम्दुलिल्लाह आपके हिदायत के सफर में आपका दिल जो है वो आपको इधर ला रहा है। तो इस बात को जहन में रखिए कि अल्लाह ने नबी सल्लम के जरिए से ये बात करवा दी। और हकीकत है कि हजरत इब्ने अब्बास रजी अल्लाह अन्हु की एक रिवायत से जो बात पता चलती है कि इस कुरान में कुछ ऐसी भी आयतें हैं जो वक्त गुजरने के साथ समझी जाएंगी। तो आज आपको मुझे ये आयत इस तरह से समझ आ रही है कि हमारा दिल समझ बूझ और शऊर में निहायत अहम किरदार अदा करता है। और दिल में दिल की फिक्र क्या है कि इससे मुराद इदराक और मार्फत होती है। जितना ज्यादा आप इसके बारे में गौर फिक्र करेंगे आपको दिखेगा। और ये भी नोट कर लीजिए कि दिल की दुरुस्तगी ही असल दुरुस्तगी है, इसकी अहमियत अपनी जगह है। इंसानी दिल जो है वो इंसान को मॉनिटर करता है, ये आपका स्टेयरिंग भी है, ये आपकी ब्रेक भी है, और आपको बताया कि ये एक सबसे पहले एक डॉक्टर थे जिनका नाम जे एंड्रयू था, न्यूरो कार्डियोलॉजिस्ट थे, न्यूरो कार्डियोलॉजिस्ट थे, न्यूरोसर्जन कहते हैं ब्रेन का डॉक्टर जो होता है, और कार्डियोलॉजिस्ट जो होते हैं ना वो दिल को देखते हैं। तो वो कहते हैं कि नर्वस सिस्टम अपना होता है दिल का, और इसने जो बात की वो बड़ी खूबसूरत लगी मुझे, मैंने आपके लिए भी लिख दी कि इंसानी दिल के अंदर छोटा सा दिमाग होता है। आपके जिस्म में दो दिमाग हैं, एक वो दिमाग है जो सर में लगा हुआ है और एक छोटा सा दिमाग आपके दिल के अंदर लगा हुआ है। और वो कहते हैं कि इंसान के दिल के अंदर तकरीबन 40,000 नर्व सेल्स होते हैं, आसाबी खुलिए, और ये वही खुलिए जिनसे दिमाग बनता है। और ये इतनी बड़ी तादाद है कि दिमाग के कई हिस्से इतने ही नर्व सेल्स के साथ मिलकर बनते हैं, और दिल के ये सेल्स दिमाग के की मदद के बगैर इंडिपेंडेंटली काम कर सकते हैं। दिल के अंदर पाया जाने वाला ये दिमाग पूरे जिस्म से मालूमात लेता है, फिर बेहतरीन फैसले करने के बाद जिस्म के अज़ा हत्ता के दिमाग को भी दिल ही हिदायत देता है कि ये करो ना करो। आपको जुमला याद आ रहा है, चंद दिन पहले बोला था कि अगर आप अपने बच्चों के अंदर बेहतरी लाना चाहते हैं तो उनके दिलों को बदलिए। दिल जिस चीज का हुक्म दे देगा ना, वो दिल वही काम करेगा, जिस्म वही काम करेगा। इसलिए फिर इस्लाम कहता है कि कल्ब को दुरुस्त करो, जिसका दिल ठीक हो गया उसका अमल दुरुस्त हो जाएगा। इंसानी दिल ना सिर्फ ये कि दिमाग के साथ मिलकर काम करता है बल्कि आजादाना तौर पर भी फराइज अदा करता है। और साथ ही साथ देखिए कि एक दिल बेचारे को कितने काम करने पड़ते हैं कि दिल में जज्बात और एहसासात का मरकज होता है और दिमाग सिर्फ दिल का तावे होता है। पुरसकून दिल दिमाग को बेहतर तौर पर सोचने समझने और फैसले करने के काबिल बना देता है, काबिल बना देता है। आपका मेरा ये मामला कि आपको मुझे अपने दिल को बेहतर करना है, क्यों करना है, इसलिए कि इंसानी दिल के अंदर छोटा सा दिमाग होता है। मुझे तो इतना प्यार आ रहा है इस दिमाग के ऊपर कि मैं सोचती हूँ कि मैं जल्दी से दिल खोलकर देखूं कि इसका दिमाग क्या है। तो कुरान और हदीस को जब आप पढ़ते हैं सुनते हैं तो इंसानी दिल जहानत का मंबा, इंटेलिजेंस का सोर्स आपका दिमाग नहीं, आपका दिल है। आपके इमोशंस आपके जज्बात को बरकरार रखने वाला उस दिल है। और ये भी चीज आज साइंस ने साबित कर दी कि दिल और दिमाग के माबैन दो तरफा गुफ्तगु होती रहती है। ये जो आप बातें करते रहते हैं ना पढ़ने और पढ़ाने के दौरान भी, कभी कभी आपका दिल और दिमाग भी सारा दिन चिटचट करता रहता है। और ये भी याद रखिए कि दिमाग में, दिल के अंदर जो एक छोटा सा दिमाग है ना, उसके अंदर एक छोटी सी चिप होती है, शॉर्ट टर्म मेमोरी जिसको आप कह सकते हैं। कुछ चीजें हम फौरन शुरू में ही याद रखते हैं, बाद में भूल जाती हैं। आप एक जुमला नोट करें, जब तक हम किसी को दिल से माफ ना करें वो हमें नहीं भूलता ना, ये बात बता रही है आपको। दिल के दिमाग को इस्तेमाल करना पड़ेगा, और इसके साथ यानी दो चीजें आप कह सकते हैं कि दिल के अंदर जज्बात भी पल रहे हैं और सोचें भी चल रही हैं। आप दिल और दिमाग के रास्ते काट देंगे तो दिल अपने तौर पे भी सोचता ही रहेगा। और आपको था कि जब हार्ट ट्रांसप्लांटेशन होती है, दिल बदल जाते हैं ना, तो नए मरीज के सीने में जब दिल लगाया जाता है तो थोड़ी देर के लिए उस दिल का ताल्लुक दिमाग से कटा होता है, इसके बावजूद दिल अपने ही दिमाग के तहत धड़कना शुरू हो जाता है। अब आप तो बोर हो रहे होंगे, मैं तो दिल चाह रहा मैं बोलती ही जाऊं, लेकिन बात यह है कि आप और मैं अपने आप को अगर इन सारी चीजों के साथ लेकर चल रहे हैं, हमें सोचना क्या है कि यफ़क़हून की बात यहाँ क्यों आई। आप हैरान होंगे कि जिस रब ने कुरान में ये लफ्ज़ कह दिया कि दिल हैं जो सोचते हैं, दिल हैं जो समझते हैं, उसी ने दिल के अंदर सोचने समझने की सलाहियत भी डाल दी है। तो जब आप अपने दिल को दुरुस्त कर लेंगे, आपका दिल ठीक होगा, आपके अमल ठीक हो जाएंगे, आपके जज्बात ठीक हो जाएंगे। आप चाहते हैं कि आप पुरसकून रहें, हमें से हर एक की ख्वाहिश है कि उसका दिमाग पुरसकून रहे, तो फिर उसके लिए दिल को पुरसकून कीजिए। और जितना ज्यादा आपका दिल काम करेगा, दिल का जो छोटा सा दिमाग है वो अच्छा अच्छा काम करेगा, तो उतना ही ज्यादा आप इंशाल्लाह ताला बेहतरीन तरीके पे जाएंगे। फिर उस रिसर्च रिपोर्ट में ये तक लिखा था कि दिल के अपने इलेक्ट्रोमैग्नेटिक फील्ड्स होते हैं जिसके जरिए दिमाग और बाकी जिस्म को इत्तलात मिलती रहती हैं। आपको क्यों किसी की बात चुभ जाती है, वो दिल पे बात लगती है, किसी की तारीफ सुनकर आप खुश क्यों हो जाते हैं? क्योंकि आपके जिस्म के दिल के अंदर एक छोटा सा दिमाग लगा हुआ है, तो ये हर वक्त आपके अंदर जज्बात के साथ रहता है। किसी की बात सुनकर रोना क्यों आ जाता है? किसी की गुस्से की बात सुनकर एकदम दिमाग गर्म क्यों होता है? दिल के अंदर से ये सब कुछ जाता है। और कहते हैं कि दिल के अंदर जो इलेक्ट्रोमैग्नेटिक फील्ड है ना, ये दिमाग के इलेक्ट्रोमैग्नेटिक फील्ड से 500 टाइम्स मोर स्ट्रांग होता है, और इनको जिस्म से कई फीट के फासले से भी मालूम किया जा सकता है। तो फिर सवाल लिखिए कि दिल और दिमाग के दरमियान दो तरफा गुफ्तगू जो होती है, इसका सबूत क्या है? तो 1970 में, उससे पहले पहले के जो साइंटिस्ट थे उनको ये बात नहीं पता थी। सबसे पहले 1970 में अमेरिका की एक रियासत है ओहायो, तो वहां के दो साइंटिस्ट थे जॉन लेसी और उसी की बीवी थी बेट्रेस लेसी। उन्होंने ये बात दरियाफ्त की थी कि दिल और दिमाग आपस में बातें करते रहते हैं। कभी आप कहते ना, एक दिल ये कहता है एक दिल वो कहता है, तो मान लीजिए एक दिल आपका दिल होता है और एक दिमाग होता है, वो अंदर की बहस चल रही होती है। और कहते हैं टू वे कम्युनिकेशन बिटवीन द हार्ट एंड द ब्रेन। और जब इस पे उन्होंने गौर व फिक्र किया तो इस पे फिर मजीद बहुत सारी बातें मिली, जिसमें से इस वक्त आपके मेरे लिए खुलासे की बात क्या है कि आप अपने दिल को सीधा कर लीजिए, आपका दिमाग सीधा हो जाएगा। वो लिखते हैं अपनी रिपोर्ट में कि दिल आंखें बंद करके हर चीज को कबूल नहीं करता। जब दिमाग जिस्म को एक मैसेज भेजता है कि ये करो, तो दिल नहीं करता जब तक दिल खुद ना इसको माइल कर ले। कभी दिल अपनी धड़कन तेज कर देता है, कभी दिमाग के हुक्म के खिलाफ पहले से भी आहिस्ता हो जाता है। यानी आप कह लें कि दिल मनमानियां करता है, अपनी बातों को मनवाना चाहता है। और दिल कह लीजिए कि एक हद तक दिमाग के अंदर भी है और अलग भी है। और कुरान और हदीस से ये बात आपको साबित हो गई कि इंसान का दिल जहानत का मंबा है, जज्बात का है। और वही कहते हैं एक छोटे से दिल तेरे अंदर क्या कुछ है, आपको तक इसकी कैफियत क्या होती है? एक मुट्ठी है, आप अपनी मुट्ठी बंद करें तो ये दिल है। तो जब ये दिल सीधा करेंगे, जिसकी इस वक्त हम बड़ी कोशिश कर रहे हैं, मुझे नहीं पता कि हम किस हद तक इसमें कामयाब हो रहे हैं। आप लोगों की शेयरिंग्स और आप लोगों की मशल एक्टिविटीज से तो लग रहा है कि अल्लाह ताला बहुत बड़ी खैर लेके आने वाला है इस दौरे कुरान के बाद। लेकिन बहुत बड़ी हकीकत है कि हम जब इन सारी चीजों को पढ़े, अब आप कहेंगे हम ये बातें क्यों कर रहे हैं, हमें ऐसा क्यों करना है? तो याद रखिए कि दिल और दिमाग की ये बातें और ये सारी चीजें जब हम पढ़े ना, तो मौजूदा दौर की जायदाद का ताल्लुक भी दिमाग ही से है, दिल से नहीं। दर हकीकत दिमाग से हमें सिर्फ साइंसी तरक्की मिली है, जबकि अखलाकी तरक्की सिर्फ दिल से मिल सकती है। इस जुमले को लिखिए और नोट करें। जब तक आप लोगों का किरदार मजबूत नहीं करेंगे, अखलाक मुतासिर बड़ा नहीं होगा। बस आप यही कह क्या थिंक टैंक्स हैं, जीनियस हैं, एक ब्लिंक में उनको पूरा पेज याद हो जाता है, लेकिन अखलाक खराब है, जानवरों की सतह पर गिरे हुए होमोस हैं और इसी तरह की अजीबो गरीब हरकतें हैं। बच्चों में कोई बहुत जहीन होता है लेकिन बुरी चीजों में पड़ जाता है। और मैं माजरत के साथ कहूँ, हाफिज़े कुरान बनाया माँ बाप ने, लेकिन बच्चा हिस करता करता पता नहीं किस चीज पे निकल गया। तो क्या पता चला? आपको अपने बच्चों के दिल के ऊपर काम करना। हमारा दिल हमारी समझबूझ और शऊर में निहायत अहम और नाजुक किरदार अदा करता है। खलीफा मामून रशीद एक बहुत ही अच्छे खलीफा गुजरे मुस्लिम दौर के, तो उनके दौरे खिलाफत में बगदाद में एक इंस्टीट्यूट कायम किया गया था जिसका नाम था दारुल हिकमा, हाउस ऑफ विजडम। उसमें वो कुरान पाक की आयात को साइंस के साथ मिलाकर समझाया करते थे। मैं अगर पूरा आर्टिकल आपको पढ़ के सुनाऊं आप हैरान होंगे। एक एक आयत जो इस वक्त हम कुरान में पढ़ रहे हैं और आगे भी पूरी पढ़ते जाएंगे ना, वो कहते हैं कि वहां जाकर वो चीजें मुसलमान पढ़ते पढ़ाते थे, और जिसकी वजह से फिर उस दौर में मुसलमानों का कंट्रोल था। आज हमने तो रिसर्च छोड़ दी, सब कुछ ही पीछे कर करा के दे दिया अपने आप को, क्योंकि हम जाया हो रहे हैं। आज हमने अपने बच्चों की साइंस भी दूसरी है। क्या आप देखे ना, ला खुदा मजहब लोगों में या बेदीन लोगों के हाथ में जब साइंस आई तो क्या हुआ? अल्लाह से ताल्लुक कट गया, क्रिएटर को भूल के क्रिएशन पे आ गए। तो इस दौर के मुसलमानों ने इन आयात को अदब की जुबान में नहीं बल्कि साइंस की जुबान में समझा था। तो आज अगर आप दौरे कुरान में ये साइंस की थोड़ी बातें सुन रहे हैं, तो मत कहिए कि ये नॉन रिलीजियस बातें हैं। जिस रब ने कुरान दिया उसी ने कायनात दी है। और ये भी याद रखिएगा कि ये सारी चीजें पढ़ने के बाद आपका सर ऊंचा होता है, اپنے بچوں کو جو سائنس پڑھ رہے ہیں جو ڈاکٹرز ہیں ان کو قرآن پڑھائیے تاکہ وہ ان ساری چیزوں کو محسوس کر کے اس کے اندر غور و فکر کر سکیں اور جتنا دنیا کا دین دنیاوی علوم یا جسمانی علوم حاصل کر کے دل کو آپ فائدہ دے سکتے ہیں اتنا زیادہ آپ اپنے اندر کے اس شعور کو بیدار کر کے اس قرآن کو بہترین طریقے سے لوگوں کے سامنے پیش کر سکتے ہیں اور اگر کبھی سائنس پڑھنے والوں تک کوئی قرآن پڑھا ہوا پہنچ جائے تو یہ ہے نورن علی نور کیسے اللہ سبحانہ تعالیٰ بہترین طریقے سے آپ کو مجھے یہ باتیں بتا رہے ہیں اب یہ باتیں تو ساری ہم نے کر لی اب چلتے ہیں ہم اپنے ٹاپک کی طرف ہم آئے تھے ہدایت لینے اور ہدایت لینے کے سفر میں ہمیں کیا حال ہو گیا آپ ذرا سا اس چیز پہ غور کیجئے پہلی وحی اللہ کے نبی صلی اللہ علیہ وسلم پر جو پہلی آیات اتری تھی اقرأ باسم ربک الذی خلق خلق الانسان من علق پڑھی اپنے رب کے نام کے ساتھ جس نے تخلیق فرمائی جس نے انسان کو خون کے لوتھڑے یا بوٹی سے پیدا کیا تو پہلی وحی میں سائنس تھی آپ کے میرے آج ہم مسلمانوں کے ڈاؤن فال اور ڈکلائن کا یہ حال ہے کہ ہم جس سائنس کو بے دینی کا کام سمجھتے ہیں جس کو ہم کچھ نہیں سمجھتے حالانکہ اللہ تعالیٰ نے پہلے دن کہہ دیا تھا کہ تم اس دنیا میں بھی ترقی کرنا چاہتے ہو تو تمہیں کائنات میں پھیلی ہوئی ان چیزوں پہ غور و فکر کرنا پڑے گا اور ماضی کے مسلمانوں نے یہ کیا آپ مسلم ہیروز کا سبجیکٹ جب پڑھتے ہیں اور وہ پڑھایا جاتا ہے الحمدللہ تو آپ دیکھتے ہیں کہ اس کے اندر سب سے پہلی سائنٹیفک ریسرچ تھی وہ مسلمان سائنٹسٹ تھے یہ الجبرا کیا ہے عربک نام ہے اصول ارشمیدس کیا ہے اگر آپ کو کچھ تھیریز کے نام ابھی تک یاد ہیں جو آپ نے اپنی سائنس کی بکس میں پڑھے تھے سب مسلم سکالر تھے البیرونی کون ہے آج ہم تو سو گئے ہمیں صرف کپڑے بنانے آتے ہیں جوتے آتے ہیں ہمارے ملکوں میں بنتے ہیں تو شادیوں کے جوڑے بنتے ہیں اور ریسرچ ورک سارے دوسرے لے کر چلے گئے تو اس دل کے اوپر کام کرنا پھر آپ دیکھیں کہ دل کا لفظ جب بھی ادب میں استعمال ہوا ہے نا تو ہمیشہ اس کے اندر کچھ فیلنگز ہوتی ہیں صحابہ کرام کہا کرتے تھے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم آپ کی محفل میں جو ہمارے دل کی کیفیت ہوتی ہے جب ہم باہر جاتے ہیں تو وہ کیفیت نہیں ہوتی یہ تو نہیں کہتے تھے دماغوں کی نہیں ہوتی اور آپ وہ حنزلہ والی مثال یاد کیجئے نافق حنزلہ نافق حنزلہ اور اسی طرح سے سو اون تو آج آپ نے میں نے ایک دعا مانگنی ہے آج کی ہماری دعا کیا ہے اللہم فقہنی فی الدین اے اللہ مجھے دین کی فقہ دے دے مجھے دین کی سمجھ دے دے تو فقہ کیا ہے اس کو پہلے حدیث میں دیکھ لیجیے اور حدیث بھی یہی ہے آج کی صحیح بخاری کی روایت ہے 3116 معاویہ بن سفیان رضی اللہ عنہ سے روایت ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من یرید اللہ بہ خیرا یفقہ فی الدین اللہ تعالیٰ بھلائی کا ارادہ کرتا ہے جس کے ساتھ اسے دین کی سمجھ عطا کرتا ہے چلیے آج پارے کے ساتھ آپ کو پورے پارے میں انشاءاللہ اگر اللہ نے توفیق دی تو بتاؤں گی کہ کیسے جب فقہ آتی ہے جب دی اللہ ارادے کر لیتا ہے تو بندے کو اللہ کی بات کتنے خوبصورت طریقے سے سمجھ آنے لگتی ہے اور ورنہ وہ کہتے ہیں نا کہ مسجد تو بنا دی شب بھر میں ایمان کی حرارت والوں نے من اپنا پرانا پاپی برسوں میں نمازی بن نہ سکا تو جب دل کی کیفیات کے اوپر ہم غور کرتے ہیں تو پھر ہمیں سمجھ آتا ہے کہ اس پہ کام کرنے کی ضرورت ہے اس پارے میں ذرا سا دیکھیے پارہ 9 میں دل کی جو مختلف حالتیں بیان ہوئی اور ان سب کو پڑھتے سنتے وقت آپ کو اس چیز کا یقین ہونا چاہیے کہ قرآن پاک میں اتنی دفعہ تذکرہ ہے ابھی آپ نے دیکھا ہے کہ 130+ ٹائم قلب کا لفظ قرآن پاک میں استعمال ہوا ہے اور آپ 30 پاروں میں اس کو پھر سمجھتے اور پڑھتے ہی جا رہے ہیں تو پہلی آیت ہے سورۃ الاعراف کی آیت 100 وَنَطْبَعُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ اور ہم ان کے دلوں پر مہر لگا دیتے ہیں اور کس طریقے سے مہر لگا دیتے ہیں کہ پھر وہ کچھ سنتے ہی نہیں جیسے اللہ نہ کرے اس وقت بھی ہم میں سے کوئی نہ سن رہا ہو تو القلب المطبوع علیہ دیکھیے کانوں سے سن رہے ہیں لیکن جب تک دل کے کانوں سے نہیں سنیں گے تب تک بات نہیں سمجھ آئے گی جتنا زیادہ آپ کو مجھے ان چیزوں سے فائدہ اٹھانا ہے اتنا اس وقت دل کے کان کھولیے اور دل کے کان کب کھولتے ہیں جب اندر کی آوازیں بند ہو جاتی ہیں سارے تفکرات چھوڑ دیجئے ساری باتیں پیچھے ڈال دیجئے کیا ہوگا کل کیا ہوا آگے کیا ہو رہا ہے میں کیا کروں وہ کیا کرے دس اینڈ ہے سب چیزوں کو پیچھے ڈال دیجئے اس وقت اور بولیے میں یہاں کیوں بیٹھی ہوں اللہ نے مجھ سے یہ بہتری کا معاملہ کیوں کیا अल्लाह सुभान व तआला मुझसे इतना प्यार करते हैं। याद रखिए कि दिलों की मोहरों को तोड़ने के लिए कुरान से प्यारी खूबसूरत कोई चीज नहीं है। फिर इसके बाद आयत 101 में भी यही बात है, अल कल्बुल मतबू इल अलै कज़ालिक यतबउल्लाहु अला कुलूबिल काफिरीन। देखो किस तरह हम मुनकिरीन हक के दिलों पर मोहर लगा देते हैं। तो अल्लाह सुभान व तआला ने मोहर लगाई, उसकी कोई वजह थी। फिर आयत 179 अलराफ अल कल्बुल्लज़ी ला यफ़क़हु लहुम कुलूबुल ला यफ़क़हूना बिहा, जो हमारी मेन थीम आयत है आज के पारे की, कि इनके पास दिल तो हैं मगर वो इनसे सोचते नहीं। तो कम अज कम अभी तक इतनी बात तो समझ आ गई कि सोचने समझने का काम दिल का है न के अकल का। फिर आराफ 198 पे हम देखेंगे अल कल्बुल्लज़ी ला याक़िल, कौन सा, वइन तदूहुम इलल हुदा ला यस्मऊ, यानी जब दिल में समझ नहीं होती ना तो जब कोई सीधी राह पर बुलाए तो वो सुनकर भी अनसुनी कर रहे होते हैं। इस वक्त अल्लाह ना करे हम में से किसी का ऐसा मामला हो। फिर आगे सूरत अल अनफाल जहां शुरू हो जाती है तो वहां आप देखते हैं आयत 2 में इन्नमल मोमिनून अल्लज़ीना इज़ा ज़ुकिरल्लाहु वजिलत कुलूबुहुम, क्या कि बेशक मोमिन जो हैं वो कौन है कि जब उनको अल्लाह का जिक्र किया जाए तो उनके दिल डर जाते हैं। फिर आगे देखिए हिदायत के एतबार से दिल की मुख्तलिफ कैफियात को अगर हम देखते हैं तो क्या समझ आता है, दिल की कैफियात क्या है, इस पे जरा सा गौर करने की जरूरत है कि हम इतना कुछ पढ़ते आ रहे हैं हिदायत के बारे में। तो अलाराफ 148, 154, 155, 193, 198 और 203 6 आयत जिसमें इंशाल्लाह हम पारे के पढ़ने के दौरान ही गौर व फिक्र करेंगे और दुआ करेंगे कि अल्लाह ताला हमें बेहतरीन तरीके से इन आयतों का हक अदा करने की तौफीक अता फरमा दे। आगे चलते हैं सूरत अल अराफ का आखिरी हिस्सा आयत 88 से 206 हम अपने इस बारे में पढ़ने वाले हैं। कौमे शुएब के तस्करे से बात शुरू होती है और आगे फिर मजीद दो और कौमों के हालात भी हम पढ़ेंगे। तो अल्लाह सुबहाना ताला की दी हुई माली हिदायत समझिएगा थोड़ा सा, जब दिल तफक्कुह नहीं करते तो अल्लाह ताला उनके साथ जिंदगी में क्या मामला क्यों कैसे कर रहा है इसके बारे में कभी ख्याल भी नहीं आता। इस हिस्से में हम पढ़ेंगे कि मसाइब दुनिया जो आते हैं वबाओं की सूरत में परेशानियों की सूरत में, ये असल में इसलिए आते हैं कि बंदे आजिज हो जाएं। फिर इसी हिस्से में हम पढ़ेंगे कि ईमान और तकवा रिस्क के दरवाजे खोल देता है। आप कहते हैं कि नाफरमानी करोगे तो रिस्क आएगा, अल्लाह ताला बिल्कुल उसका ऑपोजिट आपको बताते हैं। फिर बेखौफ लोगों की पकड़ जब होती है तो क्या हालात हैं ये देखेंगे। फिर माजी के मुसलमान यानी बनी इसराइल का तवील तस्करा हम इधर सूरत अल अराफ में पढ़ने वाले हैं, यानी बनी इसराइल का किस्सा। फिर सबर की दुआ एक सीखेंगे इस हिस्से में। बनी इसराइल पर जो 9 किस्म के अजाब आए थे उनमें 7 का तस्करा हम देखेंगे और फिर आप देखेंगे कि कौमें कितनी जल्दी सबक भूल जाती हैं। चंद दिन का सबक होता है, आज पढ़ाया कल फिर भूल जाते हैं। बनी इसराइल ने भी कुछ ऐसा ही मामला मूसा अलैहिस्सलाम के साथ किया था और फिर फिरौन का डूबना और मूसा अलैहिस्सलाम से अल्लाह ताला का कलाम करना और फिर सबसे खूबसूरत चीज सबील और रुश्द और सबील और गई का तकाबुल, यानी आज हमारी हिदायत के मुतालिक जितनी बात है वो इस मौजू पे वहां जाकर होगी। फिर इसी तरह से इस हिस्से से आपको एक पैगाम मिल रहा है और वो क्या है, किसी की हिदायत से मायूस नहीं होना। आप तो नहीं मायूस अपनी हिदायत से, अपने बच्चों की, शौहर की, बीबी की, बिल्कुल भी नहीं। आप बोलिए मैं बिल्कुल अल्लाह से बहुत होपफुल हूँ कि अल्लाह ताला मुझे भी और मेरे घर वालों को हिदायत की सीढ़ी पे आगे से आगे ही बढ़ाता रहेगा। फिर इसी तरह ईमान वाला शिर्क को बर्दाश्त नहीं कर सकता, शिर्क को देखकर उसको इतनी बेचैनी होती है जैसे कि वो इसको एक सेकंड भी बर्दाश्त ना कर सके। फिर गुस्से को पालना नहीं है। फिर बहुत ही खूबसूरत आयात आ रही है जिसमें अल्लाह के नबी सल्लम के खसाइस यानी स्पेशलिटीज ऑफ द प्रॉफिट मोहम्मद सल्लम आपकी सिफात की सूरत में दिखेंगी और आप या कौमी की बजाय या यूहन्नास का पैगाम देते हुए पूरी इंसानियत के नबी बनकर हमें दिखते हैं। फिर बनी इसराइल के 12 कबीलों का तस्करा है। वाक़े सब्त जिसको अपनी जुबान में हम जानते हैं मछली वालों का वाक़या या जिनको बंदर बना दिया गया, डिटेल किस्सा उसका इस बारे में आने लगा। बनी इसराइल की फिरका बंदी की बातें हैं, کیسے فرقہ بازی کی، اور پھر یمسکون الکتاب یعنی کتاب کو مضبوطی سے تھام لو، اور اس میں آپ کا میرا وہ وعدہ الست آ رہا ہے کہ جو آپ کی میری روح اللہ تعالیٰ سے کر کے آ چکی ہے. اور پھر آخری حصہ جہاں سورۃ الاعراف کا شروع ہوتا ہے، وہاں خواہش پرستی اور علم آنے کے بعد دنیا کی خوب لگ جانا بندے کو انسانیت کے لیول سے کیسے نیچے گراتی ہے، اس کو دیکھیں گے. اور پھر اس کے بعد دنیا کا بندہ، عبد الدنیا، جو دنیا کے لیے جیتے ہیں پھر وہ دنیا کے بندے بن جاتے ہیں. ایک واقعہ سنیں گے ہم ابھی تھوڑی دیر میں. اور پھر اللہ تعالیٰ کے خوبصورت ناموں کے بارے میں ایک آیت ہے، قیامت کا علم صرف اللہ کے پاس ہے. اور پھر اولادوں کو اللہ سے جوڑنا ہے کہ جب اللہ اولاد کی امید دے دیتا ہے، اس وقت تو شوہر بیوی بہت اچھی دعائیں کرتے ہیں، لیکن جب بچے پیدا ہو جاتے ہیں تو پھر اس کو کبھی کبھی اللہ کے رستے سے ہٹا کر دوسروں سے جوڑنے لگ جاتے ہیں. شرک کی کباختیں ہیں، عفو درگزر کرنا خوشی کا راز ہے، جاہلوں سے نہیں الجھنا. کہ قرآن سننے کا ادب کیا ہے، سورت کی بالکل آخری آیات ہیں. اور پھر یہاں آپ کو پہلا سجدہ تلاوت دکھے گا. آپ سوچتے ہوں گے کہ یہ شروع میں آپ کو کیوں بتاتی ہوں، اتنا وقت لگ جاتا ہے. تو میں آپ کو کہہ سکتی ہوں کہ نمبر ایک، آپ کا شوق ابھرنے کے لیے، نمبر ٹو، آپ کا انڈیکس سنانے کے لیے کہ قرآن میں کبھی کوئی چیز ڈھونڈنی ہو تو یہاں سے ڈھونڈ لیجئے. اب چلتے ہیں ہم ٹیکسٹ کے اوپر، آیت نمبر 88 سے 206 سورۃ الاعراف، آج ہمارا ٹاپک ہے ادھر. اور اس کے بعد پھر انشاءاللہ سورۃ الانفال کی بھی ابتدائی آیات اس بارے میں ہیں. آئیے دعا مانگ کر شروع کرتے ہیں. اعوذ باللہ من الشیطان الرجیم. قال الملأ الذین استکبروا من قومه لنخرجنک یا شعیب والذین آمنوا معک من قریتنا او لتعودن فی ملتنا قال ولو کن کارہین. ٹاپک لکھی آیت 88 سے 93 کا، اللہ تعالیٰ کی دی ہوئی مالی ہدایات، پڑھ کے ترجمہ، پھر آگے اس پہ تھوڑا سا ڈسکشن کریں گے انشاءاللہ. ان کی قوم کے متکبر سرداروں نے کہا کہ شعیب، ہم آپ کو اور آپ کے ساتھ ایمان لانے والے جو لوگ ہیں ان کو بستی سے نکال دیں گے. نوٹ کیجئے دھمکیاں. اللہ یہ، ہاں نہیں نکلنا چاہتے تو پھر ایک ہی صورت ہے، تم ہمارے مذہب میں پھر واپس آ جاؤ، یعنی جیسے ہم ہیں تم ویسے بن جاؤ. کیسا خوبصورت سلوگن ہے. آج بھی لوگ کہتے ہیں ہم آپ کو جوڑ دیں گے، آپ کے سب بائیکاٹ کر دیں گے، آپ واپس انہی رسم و رواج اور طور طریقوں میں آ جائیں. لیکن شعیب علیہ السلام کا پیغام سن لیجئے، وہ اس بات کے اوپر بالکل بھی نہ ڈرے نہ دبکے، بلکہ کیا کہا. شعیب علیہ السلام نے جواب دیا، کیا ہم تمہارے مذہب میں آ جائیں، گو ہم اس کو مکروہ ہی سمجھتے ہوں، ہم تو اللہ تعالیٰ پر بڑی جھوٹی تہمت لگانے والے ہو جائیں گے. اگر ہم تمہارے دین میں آ جائیں اس کے بعد کہ اللہ تعالیٰ نے ہم کو اس سے نجات دی، اور ہم سے ممکن نہیں کہ تمہارے مذہب میں پھر آ جائیں، لیکن ہاں یہ کہ اللہ ہی نے جو ہمارا مالک ہے مقدر کیا ہو. ہمارے رب کا علم ہر چیز کو محیط ہے، ہم اللہ تعالیٰ ہی پر بھروسہ رکھتے ہیں. یہاں آپ دیکھیے کہ قوم شعیب کی تھوڑی سی بات کرتے ہیں. پیسے والی قوم تھی، کاروباری لوگ تھے، بزنس مائنڈیڈ تھے. جب پیسہ تھوڑا ہوتا ہے نا تو پیسے کی محبت بھی تھوڑی ہوتی ہے. جتنا پیسہ زیادہ ہوتا جاتا ہے اتنی ساتھ ہی ساتھ اس کی محبت بھی بڑی ہونے لگتی ہے. پھر اتنی بڑھ جاتی ہے کہ کبھی کبھی حلال سے اتنا مل رہا ہے لیکن اس کے باوجود تھوڑا سا کوئی سم پرسنٹ، 10%، 2%، 3% جو ناجائز اور حرام سے ملنا ہوتا ہے بندہ اس کو بھی نہیں چھوڑنا چاہتا. پھر اس کا دل کرتا ہے ساری دنیا کی دولت میرے پاس آ جائے. قوم شعیب کا یہی مرض تھا، ڈنڈی مارتے تھے، ناپ تول میں کمی کرتے تھے، اور ان کا ایشو مال تھا. حضرت شعیب علیہ السلام کو اللہ تعالیٰ نے ان کی طرح مبعوث کیا، انہوں نے ان کے مالی معاملات پہ تنقید کی. اور یہاں سے ابھی ایک جملہ لکھ لیجئے جو آگے آپ کو ہمیشہ قصص الانبیاء میں یاد رہے گا، کہ ہر نبی نے اس موضوع پہ بات کی جو اس وقت کے لوگوں میں خرابی کی صورت میں موجود تھی. آج عموماً لوگ کیا کہتے ہیں، ان باتوں پہ بات نہ کرو جو سب کر رہے ہیں، پھر لوگ ناراض ہو جائیں گے، پھر یہ نہیں. مساج کے دور میں اگر سود کا لفظ آئے تو لوگ کہتے ہیں چھوڑے کون مانے گا، آج کے دور میں نہیں ہوتا. تو میں کہوں گی کہ اگر آج کے دور میں کوئی نبی آتا جو نہیں آنا تو وہ سود پہ بات کرتا، وہ شادی بیاہ پہ بات کرتا، وہ رسم و رواج پہ بات کرتا، وہ کپڑے لتے گندے پہننے پہ بات کرتا، کیونکہ وہ تو ڈاکٹر کی طرح ہوتے ہیں. اسی طرح آج کے جو مبلغین ہیں ان کو بھی ہمیشہ معاشرے کی وہ برائیاں जो वाकई नासूर बन के फैल रही होती है उसको हाईलाइट करना चाहिए। हाँ, ये अलग बात है कि उसको करने का अंदाज क्या है, आप उसके अंदर लोगों को बुरी तरफ ना करें। और इधर से एक और चीज भी पता चलती है कि एक बंदा जब दीन पे आ जाता है ना, तो फिर उसको पीछे की जिंदगी की तरफ पलटना इतना बुरा लगता है। हदीस में आता है कि जैसे हाथ में जलता हुआ अंगारा लेना। अल्लाह ताला ने यहाँ इसी कौम की बात का जवाब दिया और हजरत शुएब अलैहिस्सलाम ने ये बात सुनकर, ये जो कह दिया ना कि मेरा अल्लाह पे भरोसा है, इसको अपनी जिंदगी में डाल लीजिए। जितना आपका अकीदा पुख्ता होता जाएगा, तवक्कुल अल्लाह ज्यादा से ज्यादा होता जाएगा, उतना पीयर प्रेशर में नहीं आएंगे। अब आगे हजरत शुएब की एक दुआ है जो बिलाखिर फिर मांगनी ही पड़ती है। क्या कहते हैं, रब्बन अफ्तह बैनना व बैना कौमिना बिल हक। ए हमारे परवरदिगार, हमारे और हमारी कौम के दरमियान हक के मुवाफिक फैसला कर दे, तो सबसे अच्छा फैसला करने वाला है। और इनकी कौम के काफिर सरदारों ने कहा, अगर शुएब अलैहिस्सलाम की राह पर चलोगे तो बेशक बड़ा नुकसान उठाओगे। रुकिए और सोचिए, आज क्या ये जुमले नहीं सुनने पड़ते? इन दीनदारों की बातें सुनो तो फिर देखो कारोबार चलते हैं, और ये खामखैसी बातें करते हैं। और आज भी लोग कहते हैं, करके दिखाइए, चला के दिखाइए काम। आज सूद के बगैर काम नहीं होता, आज लोन के बगैर काम नहीं होता, आज बैंकिंग के सिस्टम में गए हुए बगैर नहीं होता। तो दिखा सकते हैं हम आपको, अल्हम्दुलिल्लाह आज भी करोड़ क्या अरबपति लोग हैं, एक पैनी का उनके पास सूद नहीं है। अल्लाह ने हलाल बिजनेस दिए हैं। हराम के अंदर याद रखिए कि बढ़ोतरी नहीं होती, बाहर अगर ज्यादा भी आता है ना तो उसके अंदर बरकत नहीं होती, या फिर ऐसे खर्चे पड़ते रहते हैं। आए दिनों गाड़ी लग गई, कहीं मुकदमा पड़ गया, कहीं कोई और ही फटीक पड़ गई, तो माल अल्लाह के हाथ में है, उससे बरकत लेने के लिए इंसान को अल्लाह ताला से मदद मांगनी चाहिए। नबी की दुआ क्या है, कौम के हक में बददुआ होती है। और याद रखिए, अंबिया कराम जब इत्माम हुज्जत कर चुके होते हैं ना, तो फिर ऐसी दुआ होती है, उसका नतीजा क्या निकला, आयत 91 देख लीजिए, फहजत हुमर रजफा, बस इनको जलजले ने आ पकड़ा, सब अपने घरों में उंधे के उंधे पड़े रह गए। जिन्होंने शुएब अलैहिस्सलाम की तकजीब की थी, इनकी ये हालत ऐसे हो गई जैसे इन घरों में कभी बसे ही ना थे। जरा इमेजिन कीजिए, घर मौजूद हैं, घर वाले कोई नहीं। आज भी इंडस्ट्री के नाम पर ऐसी ऐसी बड़ी बिल्डिंगें खाली पड़ी हैं आपके मुल्कों में कि लेकिन जिसके चलाने वाले तितर बितर हो गए। सूद का पानी 40 साल के अंदर इंडस्ट्री को खा जाता है। ज्यादा ज्यादा कोई चीज पनपती है सूद की तो 40 साल तक पनपती है, और उनके साथ भी ऐसा ही हुआ। और जिन्होंने शुएब अलैहिस्सलाम की तकजीब की, वो वही खसारे में पड़ गए। इस वक्त शुएब अलैहिस्सलाम इनसे मुंह मोड़कर चले गए और फरमाने लगे कि मेरी कौम, मैंने तुमको अपने परवरदिगार के अहकाम पहुंचा दिए थे और मैंने तो तुम्हारी खैर ख्वाही की, फिर मैं इन काफिर लोगों पर क्यों रंज करूं। देखिए, कह तो ये रहे कि क्यों रंज करूं, लेकिन इस जुमले पे गौर करें ना तो रंज दिख रहा है। फकीफा साला कौम इन काफिरीन, माँ बाप अपने बच्चों से जितने भी बेनियाज हो जाए ना, फिर भी उनका दुख रखते हैं दिल में। यही उस्तादों का हाल शागिर्दों के लिए होता है, और यही चीज भड़कर अंबिया कराम में होती थी। अब पारे के अंदर हमने इस दफा बात करनी है ना समझ दिल की, तो जरा सा नोट कीजिए कि कौम शुएब की ना समझी क्या थी। और जब फिक नहीं होती, जब मैं युरीदिल्लाह भी खैर युफक्किहु फिद्दीन वाला मामला नहीं होता, तो लोगों को क्या नहीं समझ आता, लोग क्या चाहते हैं, दुनिया मिल जाए। रब्बना आतिना फिद्दुनिया, रब्बना आतिना फिद्दुनिया, हसना की शर्त नहीं है। दूसरी बात देखिए कि अगर कोई एक किलो मिर्चों में, मिसाल दीजिए कि एक छटांक मिर्चे डाल लेगा तो क्या होगा, एक चटांक से कितना कमा लेगा। तो लिखिए, जब वाकई अकल वाला दिल नहीं होता, समझ बूझ वाला नहीं होता, तो लोगों का एक माइंडसेट बनता है, वो क्या होता है, कहते हैं खूब कमाओ खूब कमाओ, फिर खूब कमा लिया ना, फिर कहते हैं मस्जिदों को चंदा दो, फलां जगह हम कारपेट बिछाएंगे, इफ्तारियां करा दो, बड़े बड़े बहुत बड़े दीन के नाम पे मामले किए जाते हैं, उलमा कराम को बहुत नवाजा जाता है। ये है बेसमझ होना। लिखिए, आज आपको हर वाक्य से कोशिश करूंगी एक आध जुमला सोचने का दे दूं, तो अगर आपका दिल वाकई समझने वाला नहीं तो कहीं आपकी ये कैफियत तो नहीं। आप देखिए कि कुछ जिना करे और बाद में जाकर गुस्ले जुनाबत करने लग जाए, उसका क्या फायदा होगा। जब बंदे को समझ और अकल नहीं होती ना, तो कमाता हराम से है और खर्च उसको अल्लाह के रस्तों में करता है। कभी इसका ऑपोजिट भी करता है, कमाता हलाल से है तो खर्च करता है हराम में। फिर इस तरह कल्बे ना समझ जो है वो माल के मामले में कैसे ना समझ होता है, लुटाता है, खुशियों के नाम पे लुटाता है, कहते है और क्यों कमाते हैं, वो एक एक शादी ब्याह और एक एक रस्म के ऊपर वो हजारों के लाखों लगाने को तैयार है। ये है ला यफ़क़हूना, उसको ये पता है कि दुनिया में आज भी इतने लोग भूखे हैं, उसको ये भी पता होता है कि आज भी दुनिया में कितनों के पास इल्म नहीं है ना दीन का दुनिया का, लेकिन सिर्फ एक शौक पूरा करने के लिए आतिशबाजी कर देगा। तो माल और माल से मुतल्लिकात में हर वो चीज जो नासमझी की है, अगर आपको इसकी कोई सिम्टम अपने अंदर दिखती है, एक की जगह दो इस्तेमाल करना। आपको एक चीज थोड़ी सी सस्ती मिल सकती है, आप कहते हैं कोई फर्क नहीं पड़ता मैं महंगी ही लूंगी, आप ब्रांडेड कॉन्शियस हो जाते हैं। तो कमाई के अंदर खास तौर पे, और अगर आज के दौर की बात कर लूं तो इसमें सबसे बड़ी चीज आप देखिए कि आज डंडी मारना तो कम होगा, लेकिन आज के दौर के ना समझ दिल वो हैं जो अल्लाह की सारी वईदें सुनने के बावजूद, फाजनु बिखर्ब मिन अल्लाह ही वाली बात सुनने के बावजूद भी अपने माल में से सूद को नहीं निकालते। तो एक छोटी सी ख्वाहिश, एक छोटी सी रिक्वेस्ट, प्यार से मोहब्बत से आप आजमाइश के लिए करें। इस साल दौरे कुरान सुनते वक्त आप जाहिर है कि सिस्टर्स हैं तो आपके घरों में जो होता है वो तो आपके मर्द ही करते होंगे ना, एक दफा अपने बीवी होने के नाते आप जरा अपने घर वालों को कहिए जस्ट फॉर ट्रायल। बहुत सारा कुछ तो करते हैं, नियत तो आप बहुत दफा करते हैं लेकिन प्रैक्टिकल नहीं करते। तो आज समझदारी का मुतालबा है ये कि आप और मैं इस पारे के साथ अपनी नियत करें कि मुझे इंटरेस्ट फ्री होना, और प्रैक्टिकली उसके लिए करें। घर है तो बेचिए, लगाइए बेचने पे। और मैं आपको सच बताऊं, अल्लाह ने अगर आपके नसीब में यही घर रखा तो कोई नहीं बिकेगा। जब आप सच्चे दिल से कोशिश करेंगे, अल्लाह कहीं से पकड़कर आपको ऐसा माल दिला देगा कि आप उसको अल्हम्दुलिल्लाह लेंगे और खुशियां करेंगे। कभी भी अल्लाह हमेशा नहीं लेता, लेकिन नियत कीजिए। टेक अ प्रैक्टिकल स्टेप। आपके क्रेडिट कार्ड के ऊपर अगर कोई लोन है, कोई चीज है, खत्म कीजिए। आपको रस्ते मिलने चाहिए। देखिए अल्लाह से वो फिक्र मांगिए कि मैं कैसे अपने आप को लोन फ्री करूं, कैसे इंटरेस्ट फ्री करूं। पाकिस्तान में आपकी जमीनें, जाइए बेचिए। बैंकों में आपका सोना पड़ा है जो आप कभी पहनते भी नहीं, चाहिए बेचिए, अपने आप को इंटरेस्ट फ्री कीजिए। यही घर होंगे, यहां खुशियों में रहें। और याद रखिए एक बात करके आगे चली जाती हूं, हम नहीं करेंगे ना तो अल्लाह को कराना आता है। कभी कभी जख्म हो जाता है ना, उसमें हल्की सी पस पड़ती है, आप रुई गिली करके आए आहिस्ता उसको सहलाते हैं और उस पस को निकालते हैं। दर्द तो होती है लेकिन इतनी नहीं होती क्योंकि आप बड़ी एहतियात के साथ सहलाते हैं। और कभी आप खुद ना ये करें तो फिर डॉक्टर के पास जाएंगे ना तो वो एक ही काम करेगा, वो कट लगाएगा, चीखें भी निकलेंगी, पस भी निकलेगा, खून भी निकलेगा, ऊपर बैंडेज भी निकलेगी। इस मिसाल को दिल की तख्ती पे रखिए, अगर आप और मैं अपने माल में से किसी भी किस्म की ऐसी चीज को खुद नहीं निकालेंगे तो फिर अल्लाह कैसे निकालता है, ये अगली आयतों में देखिए। फिर वो मुसीबतों और तकलीफों में डालता है, फिर बीमारियां लग जाती हैं। और मैं कोई फतवा नहीं देने के हक में, ना मेरी ये औकात है ना मेरी ये पोजीशन है, लेकिन एक चीज ऑब्जर्वेशन से देखी गई है कि जो लोग ऐसी गलत चीजों में होते हैं लेकिन होते दिल के अच्छे हैं तो अल्लाह फिर उनको आखिरी जिंदगी में सिसका सिसका के कभी औलाद की परेशानियां, कभी बीमारियां, कभी हैंडीकैप करके दुनिया से लेता है। क्योंकि अल्लाह ने ईमान वाले को पाक करके ले जाना है। तो शायद आप जो बीमार हैं वो किसी और ही वजह से हो, शायद आपका बच्चा जो दीन से दूर हो गया उसकी वजह आपका कोई माली बिगाड़ हो। और इस तरह अपने हालात को इस नजर में देखिए, अल्लाह ताला हम सबको बचा कर रखे और वाकई माली मामलात की सही फिक्र अल्लाह ताला हमें फरमा दे, उस पर गौर व फिक्र करना। फिर तरह गौर कीजिए कि आप जकात का माल तो नहीं कि अपने माल में मिलाए हुए, किसी को कर्ज देना था, किसी का माल देना था, नहीं दिया हुआ, छुपाए बैठे, कोई डंडी तो नारी, कोई फ्रॉड तो नहीं है। और इन सारी चीजों से निकलने की अल्लाह से अंडरस्टैंडिंग और फिक को आपने मांगना है इंशाल्लाह। और मैंने भी आगे आयत 94 से 95 लिखिए, मसाइब दुनिया आजजी के लिए। अल्लाह ताला फरमाते हैं, वमा अरसल नफी करियत मिन नबीश, और हमने किसी बस्ती में कोई नबी नहीं भेजा कि वहां के रहने वालों को हमने सख्ती और तकलीफ में ना पकड़ा हो ताकि वो गिड़गड़ाए। ये कोरोना, ये लॉकडाउन, ये बीमारी, ये परेशानी भी इसी का तकाजा करती है कि हम गिड़गड़ाए। आज अगर पूरी दुनिया में एक वबा फैल चुकी है, आने वाली नस्लें तो इसको पता नहीं क्या क्या नाम देंगी। अल्हम्दुलिल्लाह अल्लाह ने हमें इसमें भी खैर दी हुई है क्योंकि लिखिए कि आजमाइशों में भी रहमत होती है। किसके लिए रहमत होती है जरा सा समझ लीजिए, यही बीमारी ही की बात कर देती हूँ। एक तरफ तो ये तकलीफ दे, देखिये मौत तो पहले भी आती है लेकिन अब अगर कसरत से मौतें हो रही है तो ये हर एक के लिए लम्हा फिक्री है, और भी ज्यादा खौफजदा लोग हो जाते हैं। लेकिन अगर देखें कि इसमें आजमाइश में रहमत कैसे है, आपके इस वक्त नहीं था पहले, अब वक्त आ गया। हमारे कितने भाई हैं वर्ल्ड वाइड और हमारे देसी भाई जिनकी जिंदगी का एक ही मकसद है कमाना, बड़े साफ सुथरे मर्द हैं और सुबह उठकर घर से निकलते हैं और शाम तक कमाते रहते हैं। हाय क्या करे, कुरान नहीं पढ़ने का वक्त, मस्जिद में नमाज का वक्त नहीं, फारिग है, उठिए कुरान सीखिए। आपको अल्लाह ने घर में रखा कि थोड़ा सा आराम तो कीजिए, आप आराम ही नहीं करते। ہر وقت آپ سفر میں، ہر وقت آپ پریشانیوں میں، اللہ تعالیٰ سب کی حفاظت کرے، لیکن یاد رکھیے کہ اللہ کی آزمائش ایک رحمت ہوتی ہے، اس میں مصائب سے صلاحیتیں نکھرنے لگتی ہیں، پھر عاجزی کا احساس پیدا ہوتا ہے. ظاہر ہے ہم اپنے ہاتھ تو بندے ہوئے فیل کرتے ہی ہیں نا، یہ جو لمٹس ہیں، یہ نہیں کرنا، وہ نہیں کرنا، اتنے لوگوں نے نہیں جانا، ٹریولنگ کے پرابلمز ہیں، کہیں نہ کہیں تو بندے کو فیل ہوتا ہے نا کہ ہے کوئی ہستی اوپر جس نے مجھے روک دیا. ظاہر ہمیں وہ انسان دکھتے ہیں، لیکن پیچھے مین کنٹرول تو اللہ تعالیٰ کے ہاتھ میں. پھر آپ دیکھیے کہ آزمائش اس طرح بھی رحمت بن جاتی ہے کہ اس سے ایمان اور یقین بڑھتا ہے، اور سب سے بڑی بات ہے کہ اپنی بڑائی کا احساس ختم ہو جاتا ہے. کسی سے بات ہو رہی تھی تو انہوں نے کہا کہ میں تو بہت انجوائے کر رہی ہوں، پہلے تو میں کہیں ایک دفعہ جاتی تھی دن میں کہیں، اور راستے کا سفر اور ٹریفک اور جیم بلاک ہونا، اور آپ کو پتا ہے ایک عورت جب گھر سے نکل جاتی ہے تو گھر میں کتنی مشکلات ہوتی ہیں. کہنے لگی اب گھر میں بیٹھ کے تین چار چیزیں بھی کر لیتی ہوں، وقت پہ بھی بہت اچھا گزرتا ہے. تو یاد رکھیے آسان تک رہو شعین بہو خیر القم، اللہ کرے یہ بیماری، یہ لاک ڈاؤن اور یہ وبا، یہ پینڈیمک کی صورت اور کوارنٹائن، یہ اپنے اندر خیر کے خزانے لے کر آئے. اس میں سے جب لوگ نکلیں تو ان میں خیر ہو. ہاں مسئلہ کیا ہے یہ سمجھیے گا کہ اگر ان سب کے بعد بھی نہ بدلے، پھر بھی دھوکہ دینا نہ چھوڑا، پھر بھی نمازیں نہ پکی، گھر رہ کر اب نماز نہیں پڑھ رہے، آپ گھر بیٹھ کر قرآن وقت پہ نہیں سن رہے، آپ کو کہیں آنا جانا کتنا مشکل تھا، آپ کے رائٹ کا مسئلہ تھا، اب آپ گھر میں صرف اپنے کمرے سے نکل کر اپنی اسٹڈی تک جانے میں مشکل ہے، تو پھر اگلی آیت میرے آپ کے لیے ایک لمحہ فکریہ ہے. اللہ تعالیٰ فرماتے ہیں ثم بدلنا مکان سیئۃ الحسنۃ، پھر ہم نے اس بدحالی کی جگہ خوشحالی بدل دی، یہاں تک کہ ان کو خوب ترقی ہوئی، اور کہنے لگے ہمارے ابا اجداد کو بھی تنگی اور آہت پیش آئی تھی تو ہم نے ان کو اچانک پکڑ لیا اور ان کو خبر بھی نہ تھی. میں اس کو سیکنڈ ویو کہتی ہوں، جب تکلیف ہٹ جاتی ہے نا لوگ کہتے ہیں کوئی بات نہیں، اٹس مدر نیچر. ہاں آج سے اتنے سال پہلے بھی ایک بیماری آئی تھی، وہ چائنا میں بھی ایک فلو پھیلا تھا اور اس کے اندر بھی یہ ہوا تھا. یہ ہے اصل میں اللہ تعالیٰ کی طرف سے سبق بار بار پڑھائے جانے کا راز، کہ جب کوئی طالب علم سبق یاد نہیں کرتا تو استاد کو مجبور کرتا ہے کہ دوبارہ سبق دے. اگر آپ اور میں ایک ویو سے اپنے لیے سبق لے چکے ہیں تو انشاءاللہ اللہ دوسری نہیں لائے گا. تو کبھی بھی یہ کہنا کہ سو کے یہ تو ہوتا ہی ہے اور اسباب میں کھوئے رہنا، یہ قوموں کو اللہ تعالیٰ کی پکڑ کا شکار کر دیتا ہے. آگے اللہ تعالیٰ آپ کو مجھے اسے نکلنے کا راستہ پورا ان آیتوں کو پینڈیمک کے نظر کرتے ہوئے سنیے گا. ایمان اور تقوی رزق کے دروازے کھول دیتا ہے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں وَلَوْ أَنَّ أَهْلَ الْقُرَى آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ، اور اگر ان بستیوں کے رہنے والے ایمان لے آتے اور پرہیزگاری اختیار کرتے تو ہم ان پر آسمان اور زمین کی برکتیں کھول دیتے، لیکن انہوں نے تکذیب کی تو ہم نے ان کے اعمال کی وجہ سے ان کو پکڑ لیا. یہ ہے جی راز، جب بندے پہ تکلیف آئے پھر وہ تک اس سے سبق لے. اللہ جی میں نے سبق یاد کر لیا ہے، اللہ جی آپ میرا وہ ٹیسٹ لے کر اسی کے نمبر دیکھ لیجئے، مجھے دوبارہ کسی امتحان میں نہ ڈالیں. تو کیا کیفیت ہوتی ہے جو آپ کے سامنے ایک فلو چارٹ میں ہے، ثم بدلنا مکان سیئۃ الحسنۃ، یعنی رزق میں کشائش، جسمانی عافیت ملتی ہے، اور مال اور اولاد میں اضافہ اور امن اور آسودگی ہوتی ہے. پہلی تکلیف کو ہم آزمائش کہتے ہیں. دیکھیے یہاں بہت بڑا نسخہ ہے اور سورۃ الاعراف کا انداز انذار کا ہے. اس میں آپ کو جو بات بتائی جا رہی ہے نا لکھیے، ہم میں سے کوئی بیمار ہونے کو آزمائش سمجھتا ہے؟ کیا ہم صحت مند ہونے کو آزمائش سمجھتے ہیں؟ کسی کو اولاد نہ دی گئی اس کو آزمائش سمجھتے ہیں، لیکن اولاد مل جائے، بیٹے ہوں تو کیا ہم اس کو آزمائش سمجھتے ہیں؟ کسی کو اللہ نے مال کم دیا یا نہیں دیا اس کو ہم آزمائش سمجھتے ہیں؟ کیا کسی کے پاس کروڑوں اور اربوں میں کھیلنے کو آزمائش سمجھتے ہیں؟ یہاں یہ بات ہے، ہر نعمت امتحان کا پرچہ ہے، آپ سے مجھ سے پوچھا جائے گا. اور یہ بھی لکھ لیجئے، دکھوں کی، تکلیفوں کی، بیماریوں کی آزمائش آسان ہے، اس میں فطرت پہ پڑے ہوئے پردے کھل جاتے ہیں اور انسان اللہ کو پکار لیتا ہے. لیکن جب خوشیاں آتی ہیں، جب نعمتیں ہوتی ہیں، جب شہرت ملتی ہے، جب اولاد ملتی ہے، مال بھی ہے اور عزت بھی ملتی ہے، تو بعض دفعہ لوگ سوچ لیتے ہیں کہ دیکھا اللہ خوش ہے تو ہمیں اس لیے دے رہا ہے. اس لیے آگے اللہ تعالیٰ 97-102 میں کہتے ہیں بے خوف لوگوں کی پکڑ کا طریقہ، افامین اہل القرا، کیا پھر ان بستیوں کے رہنے والے اس بات سے بے خبر ہو گئے کہ ان پر ہمارا عذاب رات کے وقت یعنی شب کے وقت آ پڑے جس وقت وہ سوتے ہوں، اور کیا ان بستیوں کے رہنے والے اس بات سے بے فکر ہو گئے ہیں کہ ان پر ہمارا عذاب دن چڑھے آپ پڑے جس وقت کے وہ اپنے کھیلوں میں مشغول ہوں؟ دو باتیں ہیں, یا تو اللہ ایسے پکڑ لیتا ہے کہ جس وقت تمہارے تم ہوش میں نہیں تھے, یہ جو پچھلے چند ماہ پہلے یہاں زمین خصف ہوا تو وہ رات کے وقت سحری کے قریب ہوا. اس طرح چند سال پہلے آپ کو یاد ہوگا زلزلہ آیا تھا پاکستان میں, روزہ ہی تھے, رمضان میں لوگ روزہ رکھ کر سوئے ہوئے تھے, اس کے باوجود کچھ ایسی تصویریں اور ایسی چیزیں سامنے آئی تھی کہ لوگ گناہ کی کیفیت میں تھے. تو اللہ تعالیٰ ہمیں ایسا نہ کرے. کیا پس وہ اللہ کی اس پکڑ سے بے فکر ہو گئے؟ بس اللہ کی پکڑ سے بجز ان کے جن کی شامت ہی آ گئی ہو اور کوئی بے فکر نہیں ہوتا. اور کہ ان لوگوں کو جو زمین کے وارث ہوئے, وہاں کے لوگوں کی ہلاکت کے بعد ان واقعات مذکور میں, یعنی جن کا تذکرہ ہوا, یہ بات نہیں بتلائی کہ اگر ہم چاہیں تو ان کے جرائم کے سبب ان کو ہلاک ہی کر ڈالے. یعنی بار بار ان کو ہم جو بار بار جینے کا موقع دیتے ہیں تو ہم ان کو ختم ہی کر دیں. لیکن بات کہہ کہ کذالک یتبع اللہ علی قلوب الکافرین, اور ہم ان کے دلوں پر بند لگا دیں پھر وہ نہ سن سکیں. ان بستیوں کے کچھ قصے ہم آپ کو بیان کر رہے ہیں, اور ان سب کے پاس ان کے پیغمبر معجزات لے کر آئے تھے, پھر جس چیز کو انہوں نے ابتدا میں جھوٹا کہہ دیا یہ بات نہ ہوئی کہ پھر اس کو مان لیتے. اللہ تعالیٰ اسی طرح کافروں کے دلوں پر بند لگا دیتا ہے. اور اکثر لوگوں میں ہم نے وفا عہد نہ دیکھا, اور ہم نے اکثر لوگوں کو بے حکم ہی پایا. یہ ہے جی آیت نمبر 100 میں ایک دل, القلب المطبوع علی, مہر زدہ دل, وہ دل جس پہ تباہ لگی ہو. کیا ہوتا ہے ذرا سا نوٹ کیجئے, اور اپنے اپنے دلوں کے ٹیسٹ تو اب ہم کر ہی رہے ہیں نا, ڈاکٹروں پہ تو اتنے پیسے لگا کر ہم جا کر اپنے دلوں کے ٹیسٹ کرواتے ہیں, اس وقت فری میں ہو رہے ہیں, تو اپنا دل چیک کیجئے. مہر شدہ دل کون سا ہوتا ہے؟ جو ہدایت سے فائدہ نہیں حاصل کرتے, ماضی کے واقعات سے کوئی سبق نہیں لیتے, پھر جانتے بوجھتے غلط روش پر رہتے ہیں, اور اللہ کے عذاب سے نہیں ڈرتے. اپنے اوپر لیجیے, کیا اس وقت میں ہدایت کی طلب لے کر یہاں بیٹھی ہوں اور بیٹھا ہوں؟ کیا میں واقعی قرآن کو سنتے وقت ہدایت کی طلب والا دل ہے؟ اور جو چھوٹی چھوٹی چیزیں آتی جا رہی ہیں اس قرآن کے سفر میں, آہستہ آہستہ میں اس کو اپنے اندر لانے کی کوشش میں ہوں, تو الحمدللہ بہت ہی خوش نصیب ہیں آپ. پھر آپ مان لیجئے کہ آپ کے دل کی مہر ٹوٹ رہی ہے یا لگی ہوئی نہیں ہے. دوسری بات ہے, اپنی زندگی کا کوئی واقعہ یاد کیجیے, کوئی واقعہ جو آپ کے ساتھ زندگی میں ہوا ہو, ذاتی, نجی, خاندانی, کئی قسم کے انسان کے ساتھ معاملات ہو جاتے ہیں, کیا میں نے اس سے سبق لیا؟ کیا دوبارہ پھر وہی کام تو نہیں کرنے پہ تیار جس کی وجہ جس میں سے اللہ نے مجھے نکالا؟ پھر تیسرا سوال خود سے کیجئے, کیا جانتے بوجھتے میں غلط طریقہ تو نہیں اختیار کرتی؟ اور اس پہ تو آپ اپنے آپ کو جتنا کھنگال سکے کھنگال لیجئے, کیونکہ جانتے بوجھتے جو بھولا بن جاتا ہے نا, اس کو بھولا نہیں بھولا کہتے ہیں, اور وہ پھر اللہ کی پکڑ کا زیادہ شکار ہوتا ہے. جس کو نہیں پتا اس کو نہیں پتا, اور جس کو پتا لگ گیا اور وہ پھر نہ مانے تو اس کے اور اس میں فرق کیا رہ گیا؟ اور دوسری بات کہ اللہ کی پکڑ سے ڈرتی ہوں. کیا یہ پینڈیمک کی کیفیت جو پوری دنیا میں چھائی ہے, کیا اس نے میرے اندر کوئی واقعی عملی تبدیلی پیدا کی ہے؟ تو القلب المطبوع علی, جب مہر زدہ دل ہوتا ہے نا, تو اس کے اندر سے نیکی قبول کرنے کی صلاحیت ختم ہو جاتی ہے. نوٹ کر لیجئے یہ بھی بات, اللہ 101 میں کیا کہتے ہیں, کذالک یتبع اللہ علی قلوب الکافرین. پھر ہوتا کیا, پہچان لکھیے, چار مختلف قسم کی کیفیات ہو جاتی ہیں ایسے بندے کی. پہلی بات ہے خود پسندی, نیکی قبول کرنے کی صلاحیت کس میں کم ہوتی ہے؟ جو خود پسند ہو, جو انا اور تکبر والا ہو. تیسری بات ہے جو واضح دلائل کے انکار کرنے والا ہو, سامنے دلیل پتہ ہے, حقیقت پتہ لگ گئی, اپنی آنکھوں سے قرآن پڑھ لیا, پھر کہتا ہے میں نہ مانوں, نہیں نہیں اس میں کوئی اور ہی بات ہوگی, ایسا نہیں ویسا. اور پھر چوتھی چیز اناد اور ہٹ دھرمی, سٹبننس, اور اندر انیمیٹی رکھنا, بغض رکھنا. کیا اپنے آپ سے سوال کریں کہ میرے اندر نیکی قبول کرنے کی صلاحیت کم تو نہیں ہو رہی؟ اور اگر کم ہے تو روئیے, رو رو کر کریے. امام ابن تیمیہ کے بارے میں اور باقی اور بھی لوگوں کی طرف آتا ہے کہ اگر ان کو قرآن کی کوئی ایک آیت سمجھ نہ آتی تو رویا کرتے تھے, کہتے تھے کہ مجھے کیوں سمجھ نہیں آ رہی. اور آپ دیکھیے کہ یہ ساری باتیں سنتے تو اپنے آپ کو دیکھیے, میں قرآن کیوں پڑھ رہی ہوں, میں یہاں کیوں بیٹھی ہوں, کیا میرا دل واقعی سوچتا ہے اور سمجھتا ہے؟ اور یقین کریں کہ آپ کا دل سوچتا بھی اور سمجھتا بھی ہے. آج تو آپ نے اس کو مزید دیکھا, قوموں کے قصوں میں یہاں تک آپ دیکھیے کہ ہم نے پانچ قوموں کے قصے پڑھ لیے. اب آگے طویل قصہ, ماضی کے مسلمانوں کا تذکرہ, آیت 103 سے 125 تک ہم دیکھیں گے. اور یاد رکھیے کہ قوم موسیٰ یعنی بنی اسرائیل کے بارے میں قرآن پاک میں تقریباً 550 پلس آیتیں ہیں، یعنی پوری آیتوں کا ایک بڑا حصہ بنی اسرائیل پہ. کیوں؟ کیونکہ اللہ نے ان کو اس پیغام کے لیے چنا تھا جس کے لیے امت مسلمہ کو چنا، ان کو نفاذ شریعت کرنا تھا. لیکن ابراہیم علیہ حضرت موسیٰ علیہ السلام شریعت تو ان کو دے گئے، تورات تو ان کے پاس آ گئی، لیکن انہوں نے شریعت کو نافذ نہیں کیا. تو یہ وہ حصہ ہے قرآن پاک کا کہ جہاں آپ کو قصص الانبیاء کے طور پہ بنی اسرائیل کے قصے ملیں گے. اور آپ میں کیوں پڑھے؟ ہم تو بنی اسرائیلی نہیں، ہم تو مسلمان ہیں. تو وہی بات ہے کہ آئینہ. یاد رکھیے کہ قرآن ایک البم ہے. آج ہم مسلمانوں کے سامنے ماضی کے لوگوں کی جب باتیں آئیں نا، تو اس البم کے اندر اپنے چہروں کو لگا کر ہم دیکھیں گے تو انشاءاللہ اس سے بہت فائدہ ہوگا. سنتے ہیں اور ترجمے سے ہی آپ کو بہت ساری چیزیں یاد آ جائیں گی جو آپ نے پہلے پارے میں بنی اسرائیل کی پڑھی. ثم بعثنا من بعدہ موسیٰ بآیاتنا، پھر ان کے بعد ہم نے موسیٰ علیہ السلام کو اپنے دلائل دے کر فرعون اور اس کے امراء کے پاس بھیجا، مگر ان لوگوں نے ان کا بالکل حق ادا نہ کیا. کس کا حق؟ آیتوں کا. خود سے پوچھئے کیا ہم آیتوں کا حق ادا کر رہے ہیں؟ سو دیکھیے تو صحیح ان مفسدوں کا کیا انجام ہوا. اور موسیٰ علیہ السلام نے فرمایا کہ فرعون، میں رب العالمین کی طرف سے پیغمبر ہوں. سیدھا تعارف، صاحب کے لخکے چھوڑ دیجئے. دیکھیے موسیٰ بڑے پیغمبر تھے یا آج کا دائی دین؟ آج لوگ کسی کا تعارف کراتے ہوئے وہ زمین آسمان کو ایک کرنے لگتے ہیں. سیدھی سی بات ہے، میں رب العالمین کا قاصد ہوں. آپ سے بھی کوئی پوچھے آپ کون ہیں، میں اللہ کی بات پہنچانے والا ہوں، اس سے زیادہ نہیں. یہ عاجزی دکھتی ہے اس میں. اور جب لمبی چوڑی باتیں اور تعریفوں کے پلندے باندھ دیے جائیں تو اس سے پھر عجب بھی آتا ہے. پھر موسیٰ فرمانے کہنے لگے، میرے لیے یہی شایان شان ہے کہ سوائے سچ کے اللہ کی طرف کوئی بات منسوب نہ کروں. میں تمہارے پاس تمہارے رب کی طرف سے ایک بڑی دلیل بھی لایا ہوں، پس تو بنی اسرائیل کو میرے ساتھ بھیج دے. فرعون نے کہا، اگر آپ کوئی معجزہ لے کر آئے ہیں تو اس کو آپ پیش کر دیجئے اگر آپ سچے ہیں. آپ دیکھیے موسیٰ کا طرز تخاطب فرعون سے کیسا ہے. آپ جناب کر رہے ہیں، ہم تو توئے تکارے کر دیں. آج ہم کہتے سخت بولو، غصے میں بولو، بھائی اگلے کا دل کیوں ہلاتے ہیں آپ؟ لکھیے گا آگے ہم پڑھیں گے. اللہ موسیٰ کو پیغام دیتے ہیں کہ جب موسیٰ سورۃ عبس میں آتا ہے کہ فرعون کے پاس جاؤ گے تو قولن لینہ بات کرنا، تو اپنی آوازوں میں تھوڑی سی نرمی لائیے. اگر آپ چاہتے ہیں کہ ہدایت کی طرف آنے والے دل واقعی ہدایت کی طرف آتے رہے، تو موسیٰ علیہ السلام کیا کہہ رہے ہیں؟ کیا پیش کیجئے اگر آپ سچے ہیں. بس آپ نے اپنا اثر ڈال دیا، یعنی فرعون نے کہا اگر آپ کوئی معجزہ لے کر آئے تو آپ اس کو پیش کیجئے اگر آپ سچے ہیں. بس آپ نے اپنا اثر ڈال دیا اور اچانک وہ صاف ایک اژدہا بن گیا اور اپنا ہاتھ باہر نکالا، سو وہ یکایک سب دیکھنے والوں کے روبرو بہت ہی چمکتا ہوا ہو گیا. یہ ہیں جی موسیٰ علیہ السلام کے دو معجزے. دونوں مادی معجزے تھے، ہاتھ بغل میں ڈال کر نکالتے تو چمکتا، اور ایسا جو ہاتھ میں سٹک کی طرح پہ ہوتا زمین پہ ڈالتے تو سانپ بنتا. لکھیے یہ دونوں میں دو نسبتیں ہیں، ترغیب اور ترہیب. ید بیضا میں رغبت ہے، امید ہے، خوشی ہے، تبشیر ہے، بشرا ہے، کچھ بھی لکھ لیں ایک لفظ. اور سانپ کے بننے میں یعنی ایسے کے سانپ بننے میں انذار ہے، ڈراوا ہے. تبلیغ میں یہ دو چیزیں لازمی ہیں. وقت کا نبی ہو یا دائی دین ہو، جب بھی لوگوں کو دین کی طرف بلائیں تو کبھی ہاتھ کھینچے، کبھی ہاتھ بڑھائیں، کبھی پیار کی بات، کبھی غصے کی بات، کبھی نرمی کی بات. دوسری بات دیکھیے کہ حضرت موسیٰ کا عصا تب تک ہی ایک معجزہ تھا جب تک وہ موسیٰ کے ہاتھ میں تھا. آج بھی وہ کہیں سٹک موجود ہوگی لیکن موسیٰ موجود نہیں ہے تو بیکار ہو گیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کا معجزہ قرآن تھا. اس وقت جو آپ پر میں پڑھ رہے ہیں نا، یہ اللہ کے نبی کا معجزہ ہے. اور یہ اتنا بھاری کلام ہے کہ وَلَوْ أَنزَلْنَا هَذَا الْقُرْآنَ عَلَى جَبَلٍ لَّرَأَيْتَهُ خَاشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْيَةِ اللَّهِ. آج یہ قرآن قیامت تک کے لیے معجزہ ہے. تو اللہ کے نبی کا معجزہ موسیٰ علیہ السلام کے معجزے سے بہت بڑا تھا. لیکن قومیں معجزوں کے جواب میں کیا کہتی ہیں؟ قوم فرعون میں جو سردار لوگ تھے انہوں نے کہا، واقعی یہ شخص بڑا ماہر جادوگر ہے، یہ چاہتا ہے کہ تم کو تمہاری سرزمین سے باہر کر دے، بس تم لوگ کیا مشورہ دیتے ہو؟ انہوں نے کہا، آپ ان کو اور ان کے بھائی کو مہلت دیجئے اور شہروں میں ہر کارے بھیج دیجئے. یعنی انہوں نے اس کو مشورہ کچھ الٹا ہی دیا. عموماً بادشاہوں کے ارد گرد درباری ایسے ہی ہوتے ہیں. ہرکارے کیا ہیں؟ آج کا میڈیا. وہ لوگ جن سے کام لینا چاہتا تھا فرعون ان کو بھیجا. خیر کیا ہوا؟ کیا کہیں؟ وہ ہرکارے جائیں گے اور کیا کہیں گے؟ وہ سب ماہر جادوگروں کو آپ کے پاس لا کر حاضر کر دیں. اور یہ جادوگر فرعون کے پاس حاضر ہوئے, کہنے لگے اگر ہم غالب آ گئے تو ہم کو کوئی بڑا صلہ ملے گا. یہاں دیکھیے دنیا کی محبت پھنسی ہوئی ہے. جب دل کو صحیح سمجھ نہیں آتی نا چیز, تو پھر وہ دین کے کام یا کچھ ظاہر اچھے کاموں کو بھی مال کے ساتھ ریلیٹ کر رہا ہوتا ہے. اپنے لیے ایک دعا کیجئے کہ اللہ آج اس دل کو پڑھتے ہوئے میرا دل نہ سمجھ دلوں سے نکال کر سمجھدار دل کر دے. موسیٰ کے جادوگر جب اسلام اور ایمان دل میں نہیں آیا تھا تو پیسہ بھی چاہتے تھے, بادشاہ کا قرب چاہتے تھے, شہرت چاہتے تھے. اور بادشاہ نے, فرعون نے کیا کہا کہ ہاں اور تم میرے مقرب لوگوں میں داخل ہو جاؤ گے. یعنی بڑے لوگوں کا ساتھ بندہ چاہتا ہے. لیکن جب دل کی دنیا بدلی تو آگے جا کر آپ دیکھیے گا کہ کیسے وہ ان چیزوں سے بے نیاز ہو گئے. تو اپنے لیے دعا کیجیے اللہ میرے دل سے یہ ساری محبتیں نکال دیں. مال سے کیا ہوگا؟ دیکھیے چیز خریدتے ہیں نا, مال کھایا جاتا ہے, روپیہ نوٹ کو چباتا ہے. سر میں درد ہوگا تو درد ٹھیک ہوگا, خالی نوٹ چبا کے تو بھوک نہیں مٹتی. چیز کھانی ہوتی ہے نا جس سے فائدہ ہوتا ہے. کپڑا پہنیں گے تو فائدہ ہوگا. تو دل سے نوٹوں کی محبت نکال دیں, بہت ہے ہمارے پاس. پچھلا جمع جتھا کھاتے رہے تو میرے لیے ہماری ایک دو نسل تو پوری کھاتی رہے, کچھ بھی نہیں ہوگا. اور کوئی کپڑا نہ بنائیں تو مرنے تک تو بالکل پورے ہیں. ایک پورا مہینہ رمضان میں آپ گروسری نہ لائیں تو کم از کم بھوک سے تو کوئی نہیں مرے گا. لیکن یہ وہ چیزیں ہیں جو بندے کو بعض دفعہ مقصد سے ہٹا کر بے مقصدیت کی طرف لگا دیتے ہیں. انسان یہ کاغذ کے ٹکڑے جمع کرنے کے لیے ہیروں موتیوں کا اور چاندی جیسی چیزوں کا اپنی زندگی سے نکالتا ہے. زندگی میں صرف اس کے پاس خیر کے مواقع اینڈ پہ رہ جائیں گے جو فوکس ہوگا. اور اللہ پھر اس کو وہیں سے دیتا ہے. جہاں چیز گمتی ہے وہیں سے ملتی ہے. کسی بچے کی اٹھنی گم جائے, جا کر وہ دو فرلانگ دور ڈھونڈنے لگے تو کوئی اس کو بیوقوف کہے گا؟ اگر اللہ کی طرف آنے کے بعد آپ کا کچھ گیا تو ادھر سے ہی ملے گا. یہ اللہ کی سنت ہے. فرعون کے جادوگر کیسے بڑی بڑی باتیں کر رہے تھے. اب معاملہ شروع ہوتا ہے جس کو آپ کہتے ہیں کہ ٹاس ہو گیا. ان ساحروں نے عرض کیا ہے موسیٰ کو آپ ڈالیے اور یا ہم ہی ڈال دیں. یعنی کتنے سپیسیفیکیٹڈ انداز میں بات چل رہی ہے. یہاں سے آپ کو کفر کی وہ چیزیں بھی دکھتے ہیں, بظاہر بہت ٹیپ ٹاپ ہے. کہنے لگے کہ آپ پہل کریں, یو وانٹ ٹو ٹیک دا فرسٹ ٹرن اور وی ول ڈو. موسیٰ علیہ السلام نے فرمایا تم ہی ڈالو. یہ ہے موسیٰ علیہ السلام کا کانفیڈینس. ہم کہتے پہلے میں سنا لوں, جو پہلے سناتے اس کی بات سچی ہوتی ہے, جو پہلے بات پیش کر دے اس کی ہے. پہلے پہلے بات کہتے پہلے ہی دے آؤ تاکہ تھوڑی دینی پڑے, پھر وہ بعد میں زیادہ کر کے دے. ہاں لیکن جن کو کانفیڈینس ہوتا ہے, جن کو حقیقت کا یقین ہوتا ہے, وہ اس باتوں میں نہیں پڑتے. خیر بس جب انہوں نے ڈالا تو لوگوں کی نظر بندی کر دی اور ان پر ہیبت غالب کر دی اور اس طرح ایک طرح کا بڑا جادو دکھایا. اور ہم نے موسیٰ علیہ السلام کو حکم دیا کہ اپنا عصا ڈال دیجئے. سو عصا کا ڈالنا تھا کہ اس نے ان کے سارے بنے بنائے کھیل کو نگلنا شروع کر دیا. بس حق ظاہر ہو گیا اور انہوں نے جو کچھ بنایا تھا سب جاتا رہا. بس جو وہ لوگ اس موقع پر ہار گئے اور خوب ذلیل ہو کر پھرے, اور جو ساحر تھے سجدے میں گر گئے, کہنے لگے آمنا, ہم ایمان لے آئے. کس پر ایمان لے آئے؟ وہ ایمان جو اندر سے نکلا, جنہوں نے ان کے دل کی دنیا بدل دی. قالوا انا الى ربنا منقلبون, کہنے لگے ہم ایمان لائے رب العالمین پر جو موسیٰ اور ہارون کا بھی رب ہے. فرعون کہنے لگا تم موسیٰ پر ایمان لائے ہو بغیر اس کے کہ میں تم کو اجازت دوں. یعنی ہر دور کے فرعونی نظام کو یہ شوق ہوتا ہے کہ لوگ ایمان بھی ہم سے پوچھ کے لائیں, اپنی مذہبی رسومات سے ہم سے پوچھ کر کریں, اپنی مذہبی عبادات کی جگہوں کو ہماری مرضی سے ٹیکل کریں. اور آج اس کی ایک صورت تو بنی ہوئی ہے. مسجدیں آپ کی ہیں, قانون دوسروں کے ہیں, اور گھر آپ کے. کل تو گھروں کے اندر آ کے وہ آپ کے کیمرے لگا کر دیکھ جائیں گے کہ آپ گھر میں کس پوزیشن پہ. یاد رکھیے اللہ تعالیٰ کی طرف سے ایک بہت بڑی تنبیہ ہوتی ہے لوگوں کے لیے کہ تم میری بات تو نہیں مانتے اور دوسروں کی مانتے ہو. اور یہاں پھر وہی ہوا, موسیٰ کو فرعون کی انا پہ چوٹ پڑی اصل میں اس ساری بات سے. اب اپنے ساتھیوں پہ بلیمنگ کر رہا ہے, بے شک یہ سازش تھی جس پر تمہارا عمل درآمد ہوا ہے اس شہر میں, تاکہ تم سب اس شہر سے یہاں کے رہنے والوں کو باہر نکال دو. سو اب تم کو حقیقت معلوم ہوئی جاتی ہے. یہاں سے نوٹ کیجئے, अपने ही साथियों पे शक करना, ये फिरौन का वतीरा हो सकता है। एक वो शख्स जिसका दिल वाकई समझ बूझ वाला, वो कभी अपने साथियों पे शक नहीं करेगा। कोई बीवी अपने शौहर पे शक नहीं करेगी। जब जिंदगी में ऐसी मिसअंडरस्टैंडिंग्स आ जाती हैं जिससे दिल खट्टे हो जाते हैं, तो अमूमन लोग अपने ही घर वालों पे शक करने लगते हैं। अल्लाह ताला इस कैफियत से बचा के रखे। फिर कहा, मैं तुम्हारे एक तरफ के हाथ और दूसरी तरफ के पांव काटूंगा, फिर तुम सब को सूली पर लटका दूंगा। उन्होंने जवाब दिया, हम मरकर अपने मालिक ही के पास जाएंगे। ये कहां से आ गया ईमान? इतनी जल्दी फिक्र मिल गई फिरौन के जादूगरों को, और फिरौन को नहीं मिली। वही सब कुछ फिरौन ने भी देखा, उसके दरबारियों ने भी देखा, वही जादूगरों ने देखा। तो यहां नोट कीजिएगा, जब दिल की दुनिया बदलती है, जब तफक्कुह फी दीन होता है, तो एक साल का दौरे कुरान भी काफी होता है। बार बार इसकी तलब ना भी हो, जरूरत हालात ना भी बन सके ऐसे, तो इंसान उससे अमल की खुराक ले लेता। और मैंने अपने पिछले कम से कम 20 साल जिंदगी के तजुर्बे में देखा है, जिसको बदलना होता है ना, वो पहली दफा सुन के बदल जाता है। और पहली दफा ही सुन के बदलिए। आप में जितने साथी फर्स्ट टाइम सुन रहे हैं, मैं एक छोटी सी आपसे ख्वाहिश का इजहार कर दूं, जो आयत पढ़े अमल करते जाएं। हमारी उस्ताद थी एक बड़ी, अल्लाह ताला उनको बरकत दे जिंदगी, आप नहीं जानते उनको, लेकिन वो कहा करती थी कि जब भी कुरान की कोई आयत सुनो ना, फौरन अमल करो। और मिसाल क्या देती थी, सदके की आयत पढ़ी है ना, तो अठन्नी डाल दो, एक रुपया डाल दो, और इससे क्या होगा कि तुम्हें आदत हो जाएगी करना। सच बोलने की आदत है, झूठ की आदत कोई बात है, जो आयत आए उस पर अमल कर लो। तो आज आप भी अपने साथ इस चीज का अहद कीजिए कि मैंने इस कुरान को पढ़ने के दौरान ही खुद को चेंज करना। जब मट्टी के ऊपर पहली बारिश पड़ती है ना, तो खुशबू बहुत आती है। ये दिल की मट्टी जो सख्त थी, खुश्क थी, हिदायत से दिल दूर था, अब कुरान का पानी पड़ रहा है, अभी से अमल की खुशबू और मोती और सितारे और इस तरह की फुलकारियां आपके दिल से निकलती जाएंगी। आप सिर्फ इस तरह कुरान के बाद बदल चुके होंगे। और कैसे बदले होंगे? बेसकूनी से सुकून की तरफ, परेशानी से खुशी की तरफ होंगे। वरना पहली बार का सुना कहते हैं पहली मोहब्बत है, बार बार अल्लाह नसीब करे, लेकिन दोबारा तहबारा वो नहीं आता। और एक चीज जो मैंने खुद देखी है कि वो इंसान जो पहली दफा आपके दिल की दुनिया बदलने का जरिया बनता है, जिसको आप उस्ताद कहते हैं, वो कभी नहीं छूटता, वो कभी नहीं भूलता। इंसान जिंदगी में कितने उस्तादों से फायदा उठाता है, आप स्कूल से कॉलेज, कॉलेज से यूनिवर्सिटी, और गए वो तो दुनिया भी तालीम थी। लेकिन जो हिदायत की तरफ बुलाने वाला शख्स होता है, आपको उससे सही मोहब्बत होती है, बाकियों से आप फायदे उठा रहे होते हैं, कभी वो मोहब्बत महसूस नहीं होती इल्ला माशाल्लाह। हजरत मूसा अलैहिस्सलाम का ये वाकया आपको मुझे क्या दिखाता है कि जादू जैसे बुरे फेल में भी अगर कोई फंसा है तो उसकी मायूसी से, उसकी हिदायत से मायूस ना हो। आप देखिए, लालची भी हैं, पैसे के हरीस भी हैं, फिरौन के कहने पे बुलाए गए, और अल्लाह के नबी ने जो बात कही थी वो सच थी कि सुबह के वक्त ये जहन्नमी थे और चाश्त के वक्त ये जन्नती बन के जन्नतों में जा चुके थे। दुआ देखिए, फिरौन की धमकियों से बिल्कुल नहीं भिदके। हम क्यों भिदकते हैं? फिरौन तो दूर की बात, हम तो अपने प्यारों की धमकियों से भिदक जाते हैं। तो सबर की दुआ करना सिखाया जा रहा है 126 आयत में, वमा तन्की मुमिन्ना इल्ला नामन्ना, और तूने हम में कौन सा ऐप देखा है सिवाय इसके कि हम अपने रब के अहकामात पर ईमान लाए जब वो हमारे पास आए। ऐ हमारे रब, हमारे ऊपर सब्र का फीजान फरमा दे और हमारी जान हालत इस्लाम में निकाल दे। किसने सिखाई ये दुआ? ये तफक्कुह वाले दिल की दुआ होती है। जिस दिन दिल को बात समझ आ गई, वो दिल के छोटे से ब्रेन को समझ आ गई कि ये मूसा जादूगर नहीं है। देखिए, अपनी फील का बंदा दूसरे की गलती और खूबी का ज्यादा जज करने वाला होता है। वो जादूगर थे, उन्होंने मूसा के मौजजात को देखकर समझ लिया कि ये जादू नहीं हो सकते, क्योंकि वो खुद भी बहुत बड़े बड़े जादूगर थे। तो बिल्कुल इसी तरह से यह अमल की बात लिख लीजिए कि जब भी कभी इंसान की जिंदगी में ऐसा वक्त आ जाए तो देर ना कीजिए। अगर फिरौन की निगाह करम के मुंतजर रहते, सेंक्शंस मांगते, इजाजतें तलब करते, एनओसी मांगते कि अच्छा आप इजाजत दीजिए हम जरा मुसलमान हो जाएं, कभी ना होते। बेखतर कूद पड़ा आतिशे नमरूद में इश्क, ये आगे हम पढ़ेंगे सूरत जाकर इंशाल्लाह ताला, सूरत अलंबिया में भी आएगा और आगे भी आएगा। सोचने के काम नहीं होते, अगर आज आप अपने दिल को समझदार दिल में शामिल करना चाहते हैं तो आमन्ना व सद्दकना लब्बैक अल्लाहुम्मा लब्बैक कहिए हर हुक्म पे। और अगर आपको प्रेशर का डर है, पीयर प्रेशर, खानदान का रिएक्शन, तो दुआ आपके सामने है 126 आयत अलराफ सूरत, रब्बना फ़रिग अलैना सब्रं व तवफ़ना मुस्लिमीन। ए रब, हम पर सब्र का फीजान कर और हमें दुनिया से उठा तो इस हाल में कि हम तेरे फरमा बरदार हो। सोचिए जरा, इस आयत पे नजरें डालिए, ये दुआओं में से दुआ भी है। ये कौन सा सब्र मांगा जा रहा है? ये अल्लाह के दीन पे अमल करने का सब्र है, अल्लाह की मर्जी का बनने का सब्र है, नाफरमानियों को छोड़कर फरमा बरदारियों में आने का सब्र है, हराम काम छोड़कर हलाल काम में आने का सब्र है, सूद को छोड़कर बिला सूद काम करने का सब्र है, रूखी सूखी खानी पड़े कोई बात नहीं, खाने को तैयार है। जितना ज्यादा आप इसके ऊपर अपने आप को डालेंगे, अल्लाह आसान करेगा। और आप देखिए, तवफ्फना मुस्लिमीन, कैसे मरने की फिक्र लग गई जादूगरों को, क्योंकि मौत सर पे खड़ी थी। आज इसको अपने हालात के सिनेरियो में लीजिए, सवाल लिख लें, बाद में गौर कीजिएगा। ये आपका तफक्कुह का नुक्ता है कि जादूगर तो फिरौन से ना डरे, मैं किससे डर जाती हूँ? क्या मेरे खानदान वाले, मेरे बिरादरी, मेरे माशरे के लोग फिरौन से भी जालिम है? और मैं नहीं कहती ऐसा है, गलत बात है अगर हम अपने शोहरों बेचारों को बदनाम कर दें और ये और वो कहते हैं। हम बहुत तेज हैं, हम बहुत सख्त हैं। असल में देखिएगा कि ऐसे लोग जिनको अल्लाह ने सिर्फ एक झलकी दिखाई थी हक की और वो मान गए, आप 7 पारे के साथ भी इसको जोड़ दीजिए। ये है वो हक को कबूल करने वाला दिल। अल्लाह हमारे दिलों को ऐसे ही कर दे। इफ्स एंड बट्स में पड़े ही नहीं, आई हैव टू डू इट, मैंने करना है, मैंने ये छोड़ना है। बी स्ट्रेट फॉरवर्ड, बी ब्लंट। आप क्यों सोचते हैं, देखी जाएगी जो होगा। अच्छा, हम पहले इशारे देते हैं लोगों को, फिर हम इश्तिहार, मैं ये करने लगी हूँ मियाँ को, बस अब मैंने अब ये करना है। वो पहले ही कॉन्शियस होके आपको रोक ले, मुझे रोक लो, मैं ये करने लगी हूँ। करने वाले कुछ नहीं करते। और हमारे यहाँ तो मारूफ बात है कि जो गरजते हैं वो बरसते नहीं है, तो गरजने वाले नहीं, बरसने वाले बनिए। आगे 127 से 129 देखिएगा, ताकत का नशा कैसे बोलता है। वकाल अल-मलौ मिन कौमी फिरौन, और कौम फिरौन के सरदारों ने कहा कि क्या आप मूसा अलैहिस्सलाम और इनकी कौम को यूं ही रहने देंगे कि वो मुल्क में फसाद करते फिरें? क्या था फसाद मूसा का? कोई बेचारों ने कोई धमाके किए, कोई हंगामे किए, कोई बम फोड़े? नहीं, हर दौर में ला इलाहा इल्लल्लाह की दावत को लोगों ने फसाद से ताबीर किया। और क्या करेगा मूसा उनके ख्याल में? और आपको और आपके माबूदों को तरक किए रहे। फिरौन ने कहा, हम अभी इन लोगों के बेटों को कत्ल करना शुरू कर देंगे और औरतों को जिंदा रहने देंगे और हमको इन पर हर तरह का जोर है। ये है जी हर दौर का फिरौनी निजाम। ज्यादा ज्यादा क्या करेगा, नस्लें तबाह कर देंगे। बेटियों को जिंदा रखेंगे ताकि इनको गैरत के नाम पर दिखाएं कि हम इनकी औरतों के साथ क्या मामला करते हैं, और बेटों को इसलिए जिबा करेंगे कि इनकी नस्लें कट जाएं। कल फिरौन की ये धमकी थी। और याद कर लें, लिख लें बेशक, कि मूसा के मामले में 2 दफा फिरौन ने ये ऑर्डिनेंस दिया था। ये कानून फिरौन की सल्तनत में 2 दफा पास हुआ था कि बनी इसराइल, जो कि उस दौर के मुसलमान बच्चे थे, उनको कत्ल किया जाए। आज ये निजाम कैसे है? 2 बच्चे खुशहाल घराना, कम बच्चे खुशहाल घराना, और इसी तरह की बातें। और आज तो नस्लों को कैसे निशानों पर रख कर लिया जा रहा है मुसलमानों की। किसी ने एक दफा मेरे साथ शेयर किया था एक आर्टिकल, और डायरेक्ट बात भी हमने की उस पर काफी ज्यादा, नाम लेकर प्लान के साथ, वो मुल्क जहां हम कई सालों से खप गए, बूढ़े हो गए, उन मुल्कों वालों का अब अगला प्लान क्या है कि इनकी नस्लें तो हमारी हैं, इन बूढ़ों को फारिग करो, ये तो अब और अगले 10-20 साल में खत्म होंगे। वो नस्लें जो हमारे मुल्कों में पली हैं, जिनको हमने सपोर्ट किया, स्टडी लोन हमने दिए, मंथली खर्चे हमने दिए, वो हमारे गुनगार हैं। अब वो आपके बच्चों को गोद ले रहे हैं और आपको पता ही नहीं है। अगर आपने अपने बच्चों को इस्लाम ना दिया, और आपने अगर उनके दिलों को वाकई तफक्कुह फिर दीन वाला कैफियत न सिखाई, तो मुझे नहीं पता कि आगे जाकर क्या होने वाला है। अल्लाह ताला हमारे बच्चों को, हाँ जिनको माँ बाप ने दिया, और ऐसे हजारों माँ बाप मैं अपने इर्द गिर्द आप भी देखते होंगे, हजारों नहीं तो सैकड़ों को तो मैं भी जानती हूँ, आप ही जैसे लोगों के बच्चों बच्चे माँ बाप जो शऊर से जीते हैं, कितनी मेहनत करती है माँ वेस्ट में रह के बच्चे को पालने में, कितना तफक्कुर करता है बाप बच्चे को जहाँ वो वेस्ट में रहता है, अपने मुल्कों में आजाद छोड़ देते हैं, कहते अपना ही मुल्क है ना खैर है, मस्जिदें अजाने होती हैं, तो वेस्ट में बच्चों को पालना कोई आसान काम नहीं है। इसके लिए मांगिए कि अल्लाह हमारे दिलों को सही समझ दे। हाँ ये गलत है कि आप अपने बच्चों के इशारों पर चल रहे हैं, और मूसा अलैहि सलाम की ये सारी बातें पढ़ते वक्त अपने लिए ये दुआ भी कीजिए कि अल्लाह हम तो सिर्फ कोशिश कर सकते हैं, मदद तू करेगा। इसीलिए आगे देखिए मूसा अलैहि सलाम की दुआ, قال موسى لقومه استعينوا بالله واصبروا। मूसा अलैहि सलाम ने अपनी कौम से फरमाया कि अल्लाह का सहारा हासिल करो और सब्र करो, ये जमीन अल्लाह ताला की है, अपने बंदों में से जिसको चाहे वो मालिक बना दे, और आखिर कामयाबी इन्हीं को होती है जो अल्लाह से डरते हैं। कौम के लोग कहने लगे कि हम पर तो हमेशा ही मुसीबत आती रही। देखिए नशुक्रापन है, अंदाज देख लीजिए, हम तो हमेशा ही मुसीबत में रहे, आपकी तशरीफ आवरी से कबल भी और आपकी तशरीफ आवरी के बाद भी। यहां भी नोट कीजिए, कौमें जब मोहसिनों के हक को नहीं पहचानती तो ऐसे ही जुमले बोलती हैं जो कि ये लोग बोल रहे हैं, कहते थे कि आपने तो हमें बड़ी मुश्किल में डाल दिया। आज भी हम बड़ी मांग के मन्नतें मान मान के दीन के लिए कुछ कुर्बानियां करने के मौके मांगते हैं, और जब वो आ जाते हैं तो फिर उसके बाद हम उस चीज को पीछे कर देते हैं, हम कहते हैं हमसे ये बर्दाश्त नहीं होता। जैसे कौमे सवाले ने ऊंटनी मांगी और बाद में उसके तकाजे पूरे न कर सके, तो बनी इसराइल का हाल भी कुछ ऐसा है। यानी मैं इन आयतों को पढ़ते हुए सोचती हूँ कि कितनी स्टबन कौम थी। हजरत मूसा के साथ मुंह मारी करती हुई दिखती है। हजरत मूसा अलैहि सलाम ने फरमाया बहुत जल्द अल्लाह तुम्हारे दुश्मन को हलाक करेगा और बजाय इनके तुम कोई सर जमीन का खलीफा बना देगा, फिर तुम्हारा तर्ज अमल देखेगा। लिखिए बनी इसराइल दो तरह से आजमाए गए थे, एक दुखों की आजमाइश थी, एक खुशियों की। दुख की आजमाइश में कामयाब हो गए क्योंकि उस वक्त उनको पता था कि हम फिरौन के चुंगल में फंसे हैं, लेकिन अब अगली जो आजमाइश शुरू हुई उसमें नाकाम हो गए। देखिएगा आयत 130 से 137, बनी इसराइल पर अजाब का तस्करा। वलकद अखज़ना आल फिरौन बिस्सिनीन, और हमने फिरौन वालों को मुबतला किया कहत साली में और फलों की कमी में, पैदावार में कमी करके, फलों की कम पैदावारी में, ताकि वो नसीहत कबूल करे। बस जब इन पर खुशहाली आ जाती तो कहते ये तो हमारे लिए होना ही था, वी डिजर्व दिस। आज भी हम कहते हैं ना, यस मेहनत करते हैं, हमें तो ये मिलना ही था। और अगर कोई इनको बदहाली पेश आती तो मूसा अलैहिस्सलाम और इनके साथियों की नहुसत बतलाते। आज भी लोग कहते हैं ये दीनदारों की बातें, ये इनकी वजह से मुश्किलात आती हैं, ये बहुत सताते हैं ना, ये बहुत गलत बातें करते हैं। तो कौमें जब बिगड़ जाती हैं, जब उनके दिमाग ला यफ़क़हून फ़ीहा वाले दिल हो जाते हैं, तो वो दीनदार तबके पे तनकीद करते हैं और खुद अपने कामों को छोड़ना नहीं चाहते। अल्लाह ताला का जवाब है ऐसे लोगों के लिए, याद रखो कि इनकी नहुसत अल्लाह ताला के पास है, लेकिन इनके अक्सर लोग नहीं जानते और यूं कहते कैसी ही बात हमारे सामने लाओ कि इनके जरिए से हम पर जादू चलाओ, जब भी हम तुम्हारी बात हरगिज न मानेंगे। आपके सामने खड़ा आपका बच्चा आपको ये जुमला बोले कैसा लगेगा? मामा जो कहना है कह ले, मैं नहीं मानूंगा। और यही जुमला आप किसी और की भी टोन में समझ ले तो आपको कैसा लगेगा? और नबियों को क्या मिलता था इस काम से, मैं अक्सर सोचती हूँ। ये है वो मिशनरी जील जो बंदे को काम पे मजबूर करती है। इस रास्ते में ऐसी ऐसी मंजिलों से गुजरना पड़ता है, ऐसे ऐसे रास्ते आ जाते हैं कि इंसान की चीखें निकल जाए, तो कौमें ढीठ होती हैं। तभी तो अल्लाह के नबी ने कहा कि मूसा मुझसे ज्यादा सताए गए। जब कौमें गुस्ताख हो जाए, नबियों के साथ मुंहमारी करें, तो अल्लाह के अजाब आते हैं जिसका जिक्र आगे आ रहा है। फरमाया फ़ाइज़ा जातहुम अल-हसना क़ालू लना हाज़िही। अच्छा ठीक है, तुम ये कहते हो करते रहे हो, अब आगे क्या होगा? अल्लाह ताला इन पर पकड़ का क्या तरीका करते हैं? फ़रसलना अलैहिमुत तूफ़ान वल-जराद वल-क़म्मल, या तहम है, इसमें मुख्तलिफ अज़ाबों का जिक्र है जो बनी इसराइल पर आए। फिर हमने इन पर तूफान भेजा और टिड्डियां और घुन का कीड़ा और मेंढक और खून, ये सब खुले खुले मौजज़े थे, सो वो तकब्बुर करते रहे और वो लोग कुछ से ही जराइम पेशा। और जब कभी इन पर कोई अजाब वाकई होता तो यूं कहते कि मूसा हमारे लिए अपने रब से इस बात की दुआ कीजिए जिसका इसने आप सेहत कर रखा है, دیکھیے سست قومیں دعا بھی نبی سے ہی کراتی ہیں، جیسے آج امت مسلمہ بھی اللہ رحم کرے دعا کے لیے مولوی صاحب کو ہی بلائے گی کہ آپ آئیے ہم بریانی کی دیکھ پکوائیں گے، ساتھ بچوں کو لے آئیں، کچھ سپارے بھی پڑھ دیں اور اس کے بعد پھر وہ کھانا بھی کھا لیں گے۔ دعا خود مانگیے، اس سے آپ کا اللہ سے تعلق زیادہ جڑے گا۔ ہاں اگر آپ اس عذاب کو ہم سے ہٹا دیں تو ہم ضرور ضرور آپ کے کہنے سے ایمان لے آئیں گے اور ہم بنی اسرائیل کو بھی رہا کر کے آپ کے ہمراہ کر دیں گے۔ پھر جب ان سے اس عذاب کو ایک خاص وقت کے لیے، جب تک کہ اس کو پہنچنا تھا، یعنی ایک خاص وقت تک کہ اس تک ان کو پہنچنا تھا، ہٹا دیتے تو وہ فوراً ہی عہد شکنی کرنے لگتے۔ آج ہم ایسا کرتے؟ ہر ایک خود سے پوچھے، یعنی یہ موضوع ایسا ہے ہی نہیں کہ اس پہ بولا جائے، یہ تو آپ کے اپنے دل کے معاملے ہیں کہ آپ کتنے سمجھدار ہیں۔ پھر ہم نے ان سے بدلہ لیا، یعنی ان کو دریا میں غرق کر دیا اس سبب سے کہ وہ ہماری آیتوں کو جھٹلاتے تھے اور ان سے بالکل کی غفلت کرتے تھے، اور ہم نے ان لوگوں کو جو کہ بالکل کمزور شمار کیے جاتے تھے اس سرزمین کے پورا پچھپ کا مالک بنا دیا۔ کل کی غلام قوم آج حکمران بن گئے، اور وہ جگہ کون سی تھی جس میں ہم نے برکت رکھی ہے اور آپ کے رب کا نیک وعدہ بنی اسرائیل کے حق میں ان کے صبر کی وجہ سے پورا ہو گیا۔ لکھئے، قومیں جب اجتماعی طور پہ صبر کر لیتی ہیں تو اللہ تعالیٰ کے وعدے پورے ہو جاتے ہیں، جیسے ہمارے بھی ساتھ کیے ہوئے اللہ کے کچھ وعدے پورے ہوئے کچھ سال پہلے، لیکن آج ہم نے 70 سے زیادہ سال ہونے کے بعد اللہ تعالیٰ کے ساتھ کیے ہوئے وعدوں کو نہیں نبھایا، جس کی وجہ سے آج بھی ہم پریشان اور دکھی دکھتے ہیں۔ ضرورت ہے اس بات کی کہ ایک انسان ہمیشہ اپنے آپ کو اس چیز کے ساتھ رکھے کہ اللہ تعالیٰ کی طرف سے اگر اس کے اوپر کوئی پکڑ آتی ہے تو اس سے نکلنے کا راستہ ڈھونڈنا چاہیے، اور اللہ تعالیٰ کے طرف سے یہ خبر ہے کہ امت مسلمہ کو آج کے دور میں صبر کی ضرورت ہے۔ یہ کون سا صبر ہے؟ خواہشوں پہ صبر، لائف سٹائل کو سمپل کیجئے، جینے مرنے کو آسان کیجئے، ہر وقت اپنے آپ کو ان چیزوں میں مت الجھائے رکھیے جس کو آپ نے زندگی کا مقصد بنا دیا۔ اور پھر کیا ہوا؟ سب ختم ہو گیا، اور ہم نے فرعون کے اور اس کی قوم کے خود ساختہ بنائے ہوئے کارخانوں کو اور جو کچھ وہ اونچی اونچی عمارتیں بنواتے تھے سب کو درہم برہم کر دیا۔ جب اللہ کی پکڑ آتی ہے تو ایسے ہی ہوتا ہے۔ یہاں تک موسیٰ علیہ السلام کی زندگی کا ایک دور پورا ہوا، اور پہلا مقصد کیا تھا؟ کہ بنی اسرائیل کو آزاد کرایا جائے، اور اللہ نے اپنا وعدہ پورا کیا۔ چونکہ بنی اسرائیل اس وقت تک بگاڑ کا شکار نہیں ہوئے تھے، اللہ سبحانہ تعالیٰ نے ان کو بچا لیا۔ اب یہاں سے دوسرا دور شروع ہوتا ہے۔ آپ سب نے جو ڈیٹیل سے سنا ہوا ہے تو آپ جانتے ہیں کہ اس سے پہلے مصر میں تھے حضرت موسیٰ بھی اور فرعون بھی۔ فرعون جب ڈوب گیا تب اس کے بعد کیا ہوا؟ آیت 138-141، چند دن کا سبق تھا۔ وجاوزنا بنی اسرائیل البحر، اور ہم نے بنی اسرائیل کو دریا سے پار اتار دیا، پس ان لوگوں کا ایک قوم پر گزر ہوا جو اپنے چند بتوں سے لگے بیٹھے تھے، کہنے لگے اے موسیٰ ہمارے لیے بھی ایک معبود ایسا ہی مقرر کر دیجئے جیسے ان کے یہ معبود ہیں۔ آپ نے فرمایا کہ واقعی تم لوگوں میں بڑی جہالت ہے، یہ لوگ جس کام پر لگے ہیں یہ تباہ کیا جائے گا اور ان کا یہ کام محض بے بنیاد ہے۔ دیکھیے کوئی نقل کے کم لوگوں، یہ ہے دل میں فکر نہ ہونا، یعنی جب دل نہ سمجھ ہوتے ہیں تو زندہ جیتے جاگتے خدائی کے دعوے دار فرعون سے اللہ نے اس مسلمان قوم کو آزاد کیا تب کہہ رہے ہیں کہ ہمیں بھی بت بنا دے۔ لکھیے، لا یفقہون والی کیفیت جب دلوں میں آتی ہے تو لوگ یہی کرتے ہیں۔ پاکستان کا مطلب کیا؟ لا الہ الا اللہ کا نعرہ لگانے والے لوگ، وہ تو دنیا سے چلے گئے۔ آج اسی ملک کے کونے کونے چپے چپے پہ آپ کو شرک کے مظہر اگر دکھیں تو اس بات کی دلیل ہے کہ فلہم قلوب لا یفقہون بہا۔ ہم سب کچھ کرتے ہیں اور شرک نہیں چھوڑتے۔ آج آپ دیکھیے نیکیاں کرنے کو تیار، مثلا لوگ روزہ رکھنے کو تیار ہیں، نماز نہیں پڑھتے۔ نمازی جو ہیں وہ عقیدے کے بگاڑ کا شکار ہے۔ تو اپنے لیے عمل کی بات لکھیے کہ ہم نے ادھر انشاءاللہ اپنے آپ کو تیار کرنا ہے کہ پہلے اپنے عقائد کی اصلاح کرنی ہے، اور ہوتے ہوتے پھر عبادات اور معاملات اور اخلاقیات کو بھی بہتر کرنا ہے۔ موسیٰ علیہ السلام کا قصہ آگے بڑھتا ہے، فرمایا کہ اللہ تعالیٰ کے سوا اور کسی کو تمہارا معبود تجویز کر دوں، حالانکہ اس نے تم کو تمام جہان والوں پر فوقیت دی ہے، اور وہ وقت یاد کرو جب ہم نے تم کو فرعون والوں سے بچا لیا جو تم کو بڑی سخت تکلیفیں پہنچاتے تھے، تمہارے بیٹوں کو قتل کر ڈالتے تھے اور تمہاری عورتوں کو زندہ چھوڑ دیتے تھے، اور اس میں بہت بڑی آزمائش تھی۔ دوبارہ پڑھ لی ہم نے آیت، کیا پتہ چلا کہ یہ اللہ کی طرف سے آزمائش ہوتی ہے؟ دیکھیے قانون تو پاس کیا فرعون نے، تو آزمائش اللہ کی طرف سے کیسے ہو گئی؟ جواب لکھیے، جب اللہ کسی قوم سے ناراض ہوتا ہے نا تو ان پر برے لوگوں کو مسلط کر دیتا ہے۔ ایک روایت کا خلاصہ بھی ہے کہ اعمالکم او مالکم، تمہارے عمل تمہارے حکمران بن جاتے ہیں۔ اللہ تعالیٰ حکمرانوں کو برا کہنے کی بجائے ہمارے دلوں کو یہ سمجھ دے کہ ہم اپنے اعمال کی برائیاں دیکھ سکیں۔ موسیٰ علیہ السلام کی زندگی کا اگلا دور شروع ہوتا ہے، اور وہ کیا تھا کہ آپ کو ایک الہامی کتاب یعنی تورات دی جائے گی، اس کا ہی اب ذکر ہے آیت 142 سے 145 میں، اللہ تعالیٰ کا موسیٰ علیہ السلام سے کلام کرنا، بواتنا موسیٰ ثلاثین لیلہ، اور ہم نے موسیٰ علیہ السلام سے 30 راتوں کا وعدہ کیا اور 10 رات مزید سے ان 30 راتوں کو پورا کیا، سو ان کے پروردگار کا وقت پورے 40 رات کا ہو گیا، اور موسیٰ علیہ السلام نے اپنے بھائی ہارون علیہ السلام سے کہا کہ میرے بعد ان کا انتظام رکھنا اور اصلاح کرتے رہنا، اور بد نظم لوگوں کی رائے پر عمل مت کرنا۔ یہاں سے دیکھیے موسیٰ علیہ السلام کی سمجھداری بھی ہے اور علم دوستی بھی ہے۔ یہ جو 40 کا عدد ہے یہ بھی ایک عجیب عدد ہے، کئی چیزیں 40 کے ساتھ جڑی ہوئی ہیں۔ عموماً جس میں نبوت جو ہے وہ 40 سال کی عمر میں ملتی ہے۔ موسیٰ علیہ السلام کو اللہ نے طور پہ کیوں بلایا؟ لکھیے اپنے لیے فوکسڈ ہوتے ہوئے، قرآن کو دین کو جذب کرنے کے لیے فوکس چاہیے ہوتا ہے۔ اپنے آپ کو خالی کیجئے، الگ کیجئے، یہ 30 دن رمضان کے یا 29 ہوں گے اللہ کو پتہ ہے، اس کو اپنے لیے ایک اعتکاف کی کیفیت رکھیے، ہر فالتو چیز کو الگ کیجئے، آپ اور آپ کا قرآن، آپ اور آپ کا رب، میں اور میرا رب، مجھے ہدایت چاہیے، میرے دل کو اللہ تفقہ دے دے۔ آپ دیکھیں گے کہ جب آپ رمضان سے باہر آئیں گے تو آپ کی پرسنالٹی چینج ہو چکی ہوگی۔ دوسری بات یہاں سے پتہ چلتی ہے کہ جب بھی اپنی جگہ سے اٹھیں کسی دوسرے کو اپنی جگہ پہ فائز کیجئے تاکہ انتظام چلتا رہے، جیسے کہ موسیٰ نے جاتے ہوئے حضرت ہارون کو اپنے پیچھے چھوڑ دیا۔ اگلی آیتیں وہ ہیں جس کو پڑھتے وقت ذرا سا دل کو سامنے لائیے، کیا وہ خوبصورت منظر ہوگا؟ دنیا میں کبھی بھی ایسا تجربہ کسی نے نہ کیا جو اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو کروا دیا۔ آیت 143، وَلَمَّا جَا مُوسَىٰ لِمِيقَاتِنَا، اور جب موسیٰ علیہ السلام ہمارے وقت پر آئے اور ان کے رب نے ان سے باتیں کی تو عرض کیا کہ میرے پروردگار اپنا دیدار مجھ کو کرا دیجئے۔ یہ تھا محبت بھرا مطالبہ، ربی ارینی انظر الیک۔ کیا کبھی ہمارے بھی دل میں یہ حوک اٹھی؟ کبھی ہم نے بھی یہ خواہش رکھی کہ ہم اپنے رب کو دیکھیں؟ جس سے محبت ہوتی ہے اس کو انسان دیکھنا چاہتا ہے، اور ہمارا یہ بھی ایمان ہے کہ اس دنیا میں ہم نہیں دیکھ سکتے، تو دعا کیجئے کہ اللہ ہمیں قیامت کے دن اپنے دیدار سے محروم نہ کرنا۔ حدیث میں آتا ہے کہ جنتیوں کے اعلیٰ ترین مقام پہ جو لوگ ہوں گے وہ ہر وقت اللہ کے دیدار میں رہیں گے، کچھ سال میں ایک بار کے حساب سے، کوئی مہینے میں ایک بار، کوئی ایک دن میں ایک بار، اور کوئی ونس اوائل ہی کریں گے۔ یہ تو اور زیادہ دل کو آگ لگانے والی بات ہے۔ تو کیا میں اللہ کو فیس کرنے کو تیار ہوں؟ اپنے ہدایت بھرے دل کو سامنے لائیے، میں کس منہ سے اللہ کا سامنا کروں گی؟ کیا میرا چہرہ، میرا مہرہ، میرے حالات، میری چیزیں آپ کو مجھے اللہ تعالیٰ کے سامنے کھڑا ہونے کے لیے تیار کرتی ہیں؟ پھر فرمایا کہ میں ایک نظر آپ کو دیکھ لوں، ارشاد ہوا کہ تم مجھ کو ہرگز نہیں دیکھ سکتے، لیکن تم اس پہاڑ کی طرف دیکھتے رہو، اگر وہ اپنی جگہ پر برقرار رہا تو تم بھی مجھے دیکھ سکو گے۔ پس جب ان کے رب نے پہاڑ پر تجلی فرمائی تو تجلی نے ان کے پرخچے اڑا دیے اور موسیٰ علیہ السلام بے ہوش ہو کر گر پڑے، وَخَرَّ مُوسَىٰ صَاعِقًا۔ پھر کیا ہوا؟ پھر جب ہوش میں آئے تو عرض کیا، بے شک آپ کی ذات پاک ہے، میں آپ کی جناب میں توبہ کرتا ہوں اور میں سب سے پہلے ایمان لانے والا ہوں۔ ارشاد ہوا ہے موسیٰ، میں نے پیغمبری اور اپنی ہم کلامی سے اور لوگوں پر آپ کو ممتاز کر دیا، یعنی آپ کو امتیاز دیا ہے، تو جو کچھ میں تم کو عطا کر لوں جو کچھ میں نے آپ کو عطا کیا ہے اس کو لیجئے اور شکر ادا کیجئے. اور ہم نے چند تختیوں پر ہر قسم کی نصیحت اور ہر چیز کی تفصیل ان کو لکھ کر دی. تم ان کو پوری طاقت سے پکڑ لو اور اپنی قوم کو حکم کرو کہ ان کے اچھے اچھے احکام پر عمل کریں. اب بہت جلد تم لوگوں کو ان بے حکموں کا مقام دکھلاتا ہوں. آپ دیکھیے کہ یہاں بہت ہی خوبصورت طریقے سے موسیٰ علیہ السلام کا اللہ تعالیٰ کے ساتھ مکالمہ. دو تین باتیں ہیں. آپ کہتے ہیں ہائے موسیٰ کتنے خوش قسمت تھے, اللہ سے باتیں کر رہے تھے, اللہ ان سے باتیں کر رہے تھے, تو کیا آپ اور میں خوش قسمت نہیں ہے؟ جب ہم نماز میں کھڑے ہوتے ہیں ایاک نعبد و ایاک نستعین کی پکار کیا ہے؟ آپ کی رب سے کانورسیشن ہے. دوسری بات ہے, کیا اس وقت آپ اور میں خوش قسمت نہیں ہے؟ رب کا کلام ہے, لکھیے ایک جملہ. نماز میں ہم اللہ سے باتیں کرتے ہیں, قرآن پڑھتے ہوئے اللہ ہم سے باتیں کرتا ہے. کتنا وقت گزرتا ہے میرا اللہ سے باتیں کرتے کراتے میں, یا پر میں خود اپنا جائزہ لے لے. اور دوسری بات یہ ہے کہ موسیٰ علیہ السلام اللہ کو نہیں دیکھ سکے کیونکہ اللہ کے وجود کی ایک ہلکی سی جھلک تھی. ذرا سے یہاں دل کو نرم کیجئے, یہ اصل میں رقت قلبی علی بات بتانے لگی, رقائق القلب. موسیٰ علیہ السلام پر اللہ کے وجود کی ایک جھلک پڑی اور وہ برداشت نہ کر سکے کیونکہ وہ اللہ کے وجود کا حصہ تھی. آج دنیا میں اللہ تعالیٰ کے وجود سے کون سی چیز ہے موجود؟ بل ہوا کلام اللہ. یہ جو قرآن ہے نا, یہ اللہ کا کلام ہے. یہ کلام دلوں پر اثر کرتا ہے. موسیٰ اللہ کے وجود کی جھلک برداشت نہ کر سکے تو بے ہوش ہو گئے. آپ اور میں کیسے روز 50, 60, 70, 80 آیتیں پڑھ کے نکل جائیں ادھر سے اور ہمارے دلوں پہ اثر نہ ہو؟ یہ قرآن بھی دلوں پہ جب پڑھتا ہے دل ہلتے ہیں. آگے سورۃ حشر میں آپ پڑھیں گے, وَلَوْ أَنزَلْنَا هَذَا الْقُرْآنَ عَلَى جَبَلٍ لَّرَأَيْتَهُ خَاشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْيَةِ اللَّهِ. تو اس قرآن کو پڑھتے وقت اپنے دلوں کو ڈبویا کریں. آپ کے چہروں سے دکھنا چاہیے کہ آپ رو رہے ہیں, آپ ڈوبے پڑے ہیں, آپ کا دل رو رہا ہے کہ آپ اللہ سے بات کریں. میں اس کو ایسے سمجھتی ہوں کہ جیسے کوئی فوت ہو گیا ہو, جیسے آپ کے کوئی بزرگ پہلے فوت ہو گئے, پھر کسی نے ایک دم اچانک ان کی آواز لگا دی ریکارڈنگ, یا ہم نے نانا کی ریکارڈنگ کر لی تھی, ابا کی کی تھی. وہ جو بندہ دنیا میں نہ ہو اور اس کی آواز سننا کیسا لگتا ہے؟ یا شاید کبھی آپ میری بھی یہ آواز سنیں اور جب میں نہ ہوں تو جس کو محبت ہوگی وہ رقت محسوس کرے گا نا. ہم لائیو کلاسز میں جو بیٹھے ہوتے ہیں نا, جیسے اس وقت آپ میرے ساتھ ہیں الحمدللہ, باہر سے ہیں یا ساتھ ہیں, یہ ایک انرجی پروڈیوسنگ تھنگ ہوتی ہے. مجھے کھانسی ہوتی ہے نا, یقین کریں کہ لوگ دعائیں دینا شروع ہو جاتے ہیں. میں چھینکتی ہوں تو لوگ الحمدللہ اور اس کے اوپر دعائیں دیتے ہیں. یہ فیلنگ ہوتی ہے, یہ کلوز سرکٹ ساتھ رہنے پہ ہوتی ہے. ٹھیک ہے, آپ ان ایڈیٹڈ ریکارڈنگ سنیں گے, ہو سکتا ہے اس وقت بھی آپ کو, لیکن جس کو پیار ہے وہ کہتا ہے اچھا اس وقت. مثال ہے اگر میری بہن سنے تو کہیں گے ہائے میری بہن کو کھانسی ہوئی. یہ لائیو ہارمنی ہوتی ہے, اس کو اپنی نماز اور قرآن میں لائیے. یہ ہے تفقہ فی الدین حاصل کرنے کا دل. آپ چاہتے ہیں آپ کا دل لا یفقہون والی کیفیت میں نہ رہے تو نماز اور قرآن کو زندہ کیجئے, اس کے بغیر بات نہیں بنے گی. اور آپ سب کو چھوڑ دیجئے اور آگے چلیے, آپ صرف اپنے آپ کو ذہن میں لائیے. میں چاہتی ہوں کہ اس وقت جو پورشن آپ کے میرے سامنے ہے نا, جو آیت آنے والی ہے, اس کو گھول کے میں آپ کے سینے میں اور اپنے سینے میں ڈال دوں. اور وہ کیا ہے دیکھتے ہیں, آیت 146 سے 147, سبیل الرشد اور سبیل الغی. سأصرف عن آیات الذین یتکبرون, میں ایسے لوگوں کو اپنے احکام سے دور ہی رکھوں گا جو دنیا میں تکبر کرتے ہیں. پہلی بات نوٹ کر لیں, متکبرین کو کتاب نہیں ملتی, ہدایت بھی نہیں ملتی, جن کا ان کو کوئی حق نہیں. اور اگر تمام نشانیاں دیکھ لیں تب بھی وہ ان پر ایمان نہ لائیں, اور اگر ہدایت کا راستہ دیکھیں تو اس کو اپنا طریقہ نہ بنائیں, اور اگر گمراہی کا راستہ دیکھ بھی لیں تو اس کو اپنا لیں. یہ اس سبب سے کہ انہوں نے ہماری آیتوں کو جھٹلایا اور ان سے غافل رہے. اور یہ لوگ جنہوں نے ہماری آیات کو اور قیامت کے پیش آنے کو جھٹلایا, ان کے سب کام غارت گئے, ان کو وہی سزا دی جائے گی جو کچھ یہ کرتے تھے. ذرا سے ادھر رکیے, پہلے تو اس آیت کو ذرا جذب کیجئے, اور ہمارے اس بارے میں ہدایت سے متعلق آیتوں کی یہ سب سے خوبصورت آیت ہے کہ جب آپ ہدایت کی طرف بلائے جاتے ہیں تو عموماً آپ کا رویہ کیا ہوتا ہے؟ ضرورت ہی نہیں. دیکھیے قرآن کہتا ہے, آپ اس ٹیکسٹ کو میرے سامنے سے بالکل عربی کا ٹیکسٹ کھلا ہوا ہے, आप भी बाद में ये एक्टिविटी कर सकते हैं तो कीजिएगा। वहीं यरऊ सबीला रुश्दी ला यत्तखिज़ूहु सबीला, क्या मेरे दिल की ये हालत तो नहीं। सूरत फातिहा में जिसको सिरात मुस्तकीम कहा गया ना, उसको इधर सबील और रुश्द कहा गया। सिरात और सबील का फर्क फिर कभी बताऊंगी, यहां बस इतना समझ लें कि सिरात मुश्किल रास्ता होता है और सबील आसान रास्ता होता है, यानी लोगों की कैफियत। और लोगों में लिखिए अपना नाम, आपने से हर एक को अपना नाम लिखना पड़ेगा आज इस आयत के साथ। क्या मेरे दिल की कैफियत ऐसी तो नहीं कि जब मुझे किसी नेकी की दावत दी जाए, रुश्द पे आने की, भलाई पे आने की, खैर पे आने की दावत दी जाए, ला यत्तखिज़ूहु सबीला, मैं नहीं आती, मेरे पास टाइम ही नहीं, बिजी बहुत हूँ, मसरूफ बहुत हूँ। और अपने जहन में ले आइए कि किसी वक्त आपको दो सेम डेट सेम टाइम पे इनविटेशन मिले, एक में शैतान की दावत है और एक में रहमान की दावत है। आप का दिल ला यफ़क़हू नफ़ीहा वाली कैफियत पे है तो पहली सूरत आपकी होगी। आप हमेशा इनकार करें, नहीं नहीं नहीं, हमारी तो शादी है, हमारी तो पार्टी है, हमें तो दावत है। वो दर्स वाले बोलते रहे, वो तो बोलते ही रहते हैं, उनकी क्या आदत है, और नमाजें भी छूटती हैं, इमाम साहब का क्या, ये तो नमाजों पे नमाजें करेंगे। और इसके बरक्स वहीं यरऊ सबील अल गई, कोई डूबने वाला गई का रास्ता मिलता है। यानी आई विश कि मैं आपको सिर्फ इन दोनों के मुतरादिफात बोल सकती अगर टाइम होता, जो मैं नहीं बोल सकती, लेकिन आपको दावत दूंगी कि आप इसको बाद में सुनिएगा इंशाल्लाह। ये वो रास्ता है कि जिस पे चलकर आएंगे इंशाल्लाह। रमजान के बाद हमारी आयत बाय आयत तफसीर क्लास दोबारा शुरू होगी और ये डिटेल्स वहां आएंगी। हमने सूरत अल अराफ शुरू की हुई है, 8 पारे के बिल्कुल एंड पे हम लोगों ने अपना सिलसिला खत्म किया है। आगे रमजान के बाद शुरू होगा ये पारा जिस वक्त पढ़ रहे हैं। लेकिन यहां इतना याद रखिएगा, चॉइस कितनी गंदी है। गई गंदगी को कहते हैं, फिल्थ, गंदी चीजें, बुरी चीजें, फन एंड फ्रॉलिक के नाम पे, खुशी के नाम पे, किसी पंप एंड शो के नाम पे मिले तोड़ते हुए जाते हैं। कोई बुलाए ना बुलाए खुद पूछते हैं, बेटियों को ले आऊं, बच्चियों को बड़ा शौक है ना, अच्छा बेटे आ जाएं, अच्छा चलो चलते हैं, और चलो मजा करते हैं, अब रमजान तो गुजार ली, ईद का दिन है, चलते हैं जरा कुछ देख आते हैं, जरा आंखों को भी पाक कर लें, और क्या करें। ये है उस गंदे शख्स की बात जिसने इस बात को रखा। इसको एक फ्लो चार्ट के साथ देखेंगे जिसमें आपको दो मुख्तलिफ किरदार दिखेंगे। आप देखिए कि इस सारी चीज को देखते वक्त आपने अपने आप को सामने रखना है, किसी और को नहीं देखना। और ये वो चीजें होती हैं जिसके वक्त वाकई आपकी जिंदगी बदल जाती है। आप देख रहे हैं कि यहां आपके पास दो मुख्तलिफ लोग हैं, एक आपको ग्रीन लेन दिख रही है और एक आपको ऑरेंज दिख रही है, क्रिस क्रॉस। अक्सर लोगों से जब सवाल किया जाए कि आपके ख्याल में सिराते मुस्तकीम क्या है, तो लोग कहते सीधा, बिल्कुल स्ट्रेट सीधा दिखता है, क्योंकि हमने उसका तर्जमा भी तो अक्सर कुरान में यही पढ़ा ना, सीधा रास्ता दिखा। लिखिए, हिदायत का रास्ता सीधा नहीं है। और दिल में आता है एक वो रास्ता है जिसपे लोग हिदायत पे जा रहे हैं और दूसरा ऑपोजिट है जिसपे लोग गुमराही पे जा रहे हैं। किसी भी रोड के दो वेज को याद रखिए, एक लेफ्ट की तरफ जा रहा है तो एक राइट की। ये गलत एक कॉन्सेप्ट है, क्योंकि अगर ये हुआ तो दुनिया में कभी आपका इंटरेक्शन ही नहीं होगा किसी के साथ। जो सीधे रास्ते पे जा रहे हैं वो इंशाल्लाह विदाउट एनी हर्डल जन्नत में पहुंच जाएंगे। और इसी तरह जो एक बेचारा हिदायत का तालिब आपके तरफ देख रहा है, वो पड़ गया किसी गई में, पड़ गया गंदी चीजों में, गलत काम है, गलत दोस्ती है, गलत कंपनी है, अब वो सीधा जहन्नुम में जाएगा। बात समझ रहे, इंटरेक्शन होगा। आप जरा से अपने तसव्वुर के साथ ग्रीन लेन पे एक शख्स को देखिए। पहला शख्स जो सबील और रुश्द पे चल रहा था, जब ये सबील और रुश्द और सबील और गई के दोराहे पे पहुंचता है, रास्ते की आजमाइशों और सख्तियों से घबराकर अपना रास्ता बदल लेता है और सबील और गई पे चढ़ जाता है। आप देख सकते हैं अगर आपको फ्लो चार्ट दिख रहा है, बिल्कुल इसी तरह से जब ये बंदा ऐसे रास्ते पे चढ़ता है जिसमें उसको वाकई महसूस नहीं होता कि मैं गलत तरफ हूं कि दूसरी तरफ हूं, तो उसका नतीजा क्या निकलता है? अगर शऊर से ना चल रहे हों तो नेकियां करने वाला शख्स क्या करेगा? गुमराही की रोड पे चढ़ेगा और फिर आहिस्ता आहिस्ता क्या होगा कि रास्ता बदल देगा। कभी कभी जब हम नेकियों के इरादे करते हैं, हम अच्छे काम करने की नीयत करते हैं, बस एक दुराहा आता है और आप देखिए जाना था ग्रीन लेन पे लेकिन चढ़ गए येलो लेन पे, ये व्हाइट लाइन को आप फॉलो कीजिए। ये दोराहा क्या होता है? आप कुरान सीख रहे हैं, बीच में कोई मौका आ गया, मेहमान आ गए, पाकिस्तान चले गए, प्रेग्नेंट हो गए, शादी हो गई, बस आप वो ग्रीन लेन छोड़कर जो जन्नत में जानी थी आप ऑरेंज लेन पे, आप देखिए चलते ही जा रहे हैं, आप चलते जा रहे हैं। वही शख्स अपनी जिंदगी में अपना रास्ता बदलने का मौका पाता है और महज लापरवाही की वजह से गैर शौरी तौर पर सबीलुल गई पर ही अपना सफर जारी रखता है। आप देख रहे हैं कि दोबारा इसके पास एक राउंड अबाउट आया। अगर ये चाहता तो दोबारा टर्न लेके ग्रीन लेन पे चढ़ सकता था ना, लेकिन लाओबालीपन। कभी कभी हम किसी एक वजह से दीन से रुकते हैं, कोई बदगुमानी हो गई, कोई सुस्ती हो गई, हालात बिगड़ गए, कोई अनयूजल हालात आ गए, कॉप नहीं कर सके, फौरन रास्ता ढूंढकर उधर चले। मसलन मैं आपको इस बिलुल जन्ना कोर्स पे लेके चलती हूँ। माशाल्लाह हमारे ज्यादा स्टूडेंट्स और जो सुनने वाले हैं वो बिलुल जन्ना के स्टूडेंट्स ही हैं, और कुछ वो हैं जो आप में से होंगे इस बिलुल जन्ना 21 में। इंशाल्लाह चंद दिन में आपको इसकी इन्फॉर्मेशन मिल जाएंगी और अल्लाह आप में से हर एक को जो इस वक्त मेरी बात सुन रहा है अभी या बाद में, वाकई अगर आपने बिलुल जन्ना नहीं किया तो करने की तौफीक दे। ये है वो कोर्स जिसपे चलने के बाद ही ये सारे काम करने की ताकत आती है। अब आपने पहला पारा ज्वाइन किया, पहला दुराहा आ गया पहले पारे पे, कोई घर में ऊंच नीच हो गई, छोड़ दिया, कोई बात नहीं, वो हालात ठीक हुए, फौरन छोड़िए। देखिए दुनिया में सफर करते हुए जब रोड से उतर जाएं तो फिर उतरे ही रहते हैं, फौरन ढूंढ ढांड के आ जाते हैं। आपका नेविगेटर क्या बोलता है? वो जो बाजी होती है कितनी मोहब्बत करती है आपसे, प्लीज टेक अ यू टर्न, प्लीज टेक अ राइट, प्लीज टेक। जिंदगी में कभी हिदायत के सफर पे चलते चलते अगर बिगड़े उस मुकाम को न भूले। वो कहते हैं ना बिछड़े कहां थे बिगड़े कहां थे। मैं अक्सर उम्मत मुस्लिमा का सोचती हूँ कि ये उम्मत बिगड़ी कहां, व्हाट वाज द स्टार्टिंग पॉइंट। तो यहां आपको मौके मिलते हैं बार बार पलटने के। आप देखिए कि इस बंदे को फिर भी समझ ना आई और ये आगे नेक्स्ट येलो लेन पे ही चलता गया और फिर आखिर क्या हुआ कि बार बार के इंतबाह, ये आजमाइश थी, ये परेशानियां थी, ये दुख थे, कभी खुशियां भी थी। ऐसी खुशी मिली कि शुक्राने में वापस बिलुल जन्ना पे चढ़ जाता, नजरअंदाज करते ही गए और बिलाखिर अपनी आखिरी मंजिल जहन्नुम में पहुंच गया, जिसको मैं एक जुमले में समेटू, टूटी कहां कमंद। दो बार वो क्या जुमले, एक शेर भी है ना कि मंजिल से सिर्फ दो गाम दूर थे और यू टर्न ले लिया। आप जरा से इस फ्लो चार्ट पे अभी तक जो है ना इस पे नजरें डालें और अपने आप को चेक करें। मैंने कभी हिदायत का सफर शुरू किया था, आप नीचे किधर आ गई हो? कोई बात नहीं मेरी जान, आगे फिर आपके क्रिस क्रॉस आएगा, फिर पलटते जाएं। जिंदगी भर आपके ऐसे मौके हैं, ये नहीं पता कि आपकी जिंदगी कहाँ खत्म होनी है, इसलिए टेक इट नाउ। तो ये वो शख्स है जो आज बड़ा नेक मशहूर है, लोग उसकी तारीफे करते हैं, वो बड़ा बड़ा बनता है तो तकब्बुर आ जाएगा। ऐसा शख्स हो सकता है लोगों में मशहूर होकर पता नहीं सेल्फ प्रेजिंग का शिकार हो जाए और कुछ और। तो रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमा, पढ़ते रहिए। उमर कहा करते थे अगर मेरा एक पांव जन्नत में और एक बाहर हो, मैं फिर भी नहीं कह सकता मैं जन्नती हूँ। हजरत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हो को इस बात का गम लगा रहता था कि मेरे अंजाम क्या होगा, आज तो मैं बहुत अच्छे काम कर रहा हूँ, पता नहीं मरूंगा तो क्या करूंगा, क्योंकि जिस चीज पे आप मरेंगे क़यामत के दिन उसी पे उठेंगे। इसके बरक्स आप दूसरे शख्स को देखते हैं, जिंदगी में वो शख्स था जो बुरे कामों में पड़ गया, ऑरेंज शीट। ये है वो शख्स जो सारी जिंदगी गफलत और निस्यान में गुजार कर अब कुरान पढ़ने लग गया, सुनने लग गया। इसकी जिंदगी में किसी मोड़ पर कोई सख्त आजमाइश आई, बच्चा बीमार हो गया, एक्सीडेंट हो गया, भाई बहन में से किसी को कुछ हो गया, ये मोड़ उसको सबीलुल गई से सबीलुल रुश्द की तरफ ले आता है। देखिएगा भी ये येलो लेन चली और येलो लेन चलती चलती कहां आपको वो ग्रीन लेन पे ले आई। अब यहां चंद जुमले मेरे याद रखिए, आपके लिए मुबारक हैं ये जुमले। वो गम प्यार की तरह सीने से लगाइए जो आपको गुमराहियों से हिदायत की तरफ ले आया। घर टूट गया, शौहर ने छोड़ दिया, अल्लाह का दामन थाम लीजिए। घर टूट गया, ईमान का दामन पकड़ लीजिए और अल्लाह के रास्ते पे चलते जाइए। आप देख रहे हैं कि ये शख्स का स्टार्टिंग पॉइंट येलो था, लेकिन अब अल्लाह के हुक्म से ये ग्रीन पे आता गया और रास्ते में दोबारा दुराहे आते हैं, क्रिस क्रॉस, लेकिन रास्ते की सख्तियों और आजमाइशों के बावजूद ये दिल जमई के साथ अपना सफर जारी रखता है और फिर इसके बाद होते होते आप देखिए मुस्तकिल मिजाजी, ये है जो आपको मुझे चाहिए। रास्ते तो अल्लाह ने दिखा ही दिए, बस अब जमे रहें और मरते दम तक इसी पे रहें और फिर अल्लाह की मदद और उसकी रहमत से बिल आखिर अपनी हकीकी मंजिल जन्नत तक पहुंच जाता है। यही है हिदायत के वो रास्ते जो हम रोज मांगते हैं, इहदिनस सिरातल मुस्तकीम। अंबिया कराम ने भी इसीलिए मांगी थी कि अभी रास्ते तो पता है, बस मौत तक इसी पे कायम रहे। औलिया कराम, साहबे कराम, ताबईन, तबा ताबईन जो इहदिनस सिरात मांगते थे, वो ये नहीं थी कि पता ही नहीं है रास्ता कौन सा ठीक है, वो ये मांगते थे कि अल्लाह मरते दम तक इस पे रखना, क्योंकि दुश्मन सामने है तो आपके मेरे लिए इसमें अमल का नुक्ता साफ है। अगर किसी जगह रास्ता बदल चुके हैं, पलट आइए, आपको कुछ नहीं कहा जाएगा। वो कहते हैं ना कि घर से भागने वाला आ जाओ तुम्हें कुछ नहीं कहा जाएगा। अल्लाह ताला बार बार मेरी आपकी जिंदगी में ऐसे मौके लाता है, अल्लाह ताला हमें इसकी तौफीक दे और जम जाए। और आपके मेरे लिए भी इसमें एक पैगाम है, डोंट बी जजमेंटल। कोई शख्स गुनाहों में डूबा हुआ, गुनाह की काम, गुनाह की जिंदगी, आप कैसे कह सकते हैं कि वो जहन्नमी है? शायद कोई सदमा ऐसा आ जाए, शायद कोई चोट, कोई अच्छा दोस्त मिल गया। और मैं इस दोराहे को कहती हूँ दौरे कुरान। हर साल DQ20, DQ21, DQ19, 18, 17, अगर आप अभी तक सुन रहे हैं तो इंशाल्लाह किसी दिन देखिएगा कि आप येलो लेन से ऊपर ग्रीन लेन पे आ जाएंगे। अल्लाह ताला आपके मेरे लिए इसको आसान फरमा दे। दुआ कीजिए अपने लिए, इहदिनस सिरातल मुस्तकीम। आगे आयत 148 से 153, किसी की हिदायत से मायूस न होइए, ये है टॉपिक इसका। وَاتَّخَذَ قَوْمُ مُوسَى مِنْ بَعْدِهِ مِنْ خُلِيِّهِمْ عِجْلًا جَسَدًا لَهُ خُوَارٌ، اور موسیٰ علیہ السلام کی قوم نے ان کے بعد اپنے زیوروں کا ایک بچڑا معبود ٹھہرا لیا، جو ایک کالف تھا جس میں ایک آواز تھی۔ کیا انہوں نے یہ نہ دیکھا کہ وہ ان سے بات نہیں کرتا اور نہ کوئی راہوت لاتا تھا؟ اس کو انہوں نے معبود قرار دیا اور بڑی بے انصافی کا کام کیا۔ دیکھیے گا 148 میں لفظ وَلَا يَهْدِيهِمْ سَبِيلًا، ये है हिदायत के एतबार से आपकी एक और आयत। तो याद रखिए, झूठे सहारे हिदायत नहीं देते। दुनिया में आप बहुत सारे झूठे सहारों को अपनी हिदायत का जरिया समझे बैठे होते हैं, लेकिन वो पत्ते हवा दे देंगे जिन पर आप तकिया लगाए बैठे हैं। अल्लाह ही है जिसका दामन पकड़िए, तो कहिए या हादी इहदिनी, ऐ हिदायत पे लाने वाले तो मुझे हिदायत दे दे। और जब वो नादिम हुए और मालूम हुआ कि वाकई वो लोग गुमराही में पड़ गए, तो कहने लगे अगर हमारा रब हम पर रहम न करे और हमारा गुनाह माफ न करे तो तुम हम बिल्कुल गए गुजरे हो जाएंगे। और जब मूसा अलैहिस्सलाम अपनी कौम की तरफ वापस आए गुस्से और रंज में भरे हुए, तो फरमाया कि तुमने मेरे बाद मेरी बड़ी बुरी जानशीनी की। पता चला कि किसी को जिम्मेदारी दें तो फिर मुहासबा भी कीजिए, रिपोर्टिंग भी लीजिए, वरना क्या फायदा किसी को कुछ काम देने का। कि अपने रब के हुक्म से पहले ही तुमने जल्दबाजी कर ली और जल्दी से तख्तियां एक तरफ रखी और अपने भाई का सर पकड़कर इनको अपनी तरफ घसीटने लगे। हारून अलैहिस्सलाम ने कहा, ए मेरे माँ जाए, जरा से यहां से हजरत हारून के किरदार से अपने लिए अमल लीजिएगा। जब दिल हिदायत पा जाता है, जब तफक्कुह फिद्दीन शुरू हो जाती है ना, तो इंसान बड़ा होने के साथ साथ बुजुर्ग भी बनता है। अफसोस के साथ कहना पड़ता है कुछ लोग बड़े तो हो जाते हैं लेकिन बुजुर्गी नहीं आती, उम्र के साथ बड़े होते जाते हैं, अकल में और भी कम है। हजरत हारून अलैहिस्सलाम ने क्या खूबसूरत तरीके से मूसा अलैहिस्सलाम के उस गुस्से को कंट्रोल किया जो मूसा अलैहिस्सलाम को शिर्क के मज़ाहिर देखकर हुआ, और कैसे बड़े फितने से बचने के लिए छोटे फितने को कबूल किया, ये सारा कुछ इन आयतों में हम पढ़ रहे हैं। फिर हारून अलैहिस्सलाम का कॉल सुनिए, कहने लगे इन लोगों ने मुझको बेहकीकत समझा और करीब था कि मुझको कत्ल कर डाले, तो मुझ पर दुश्मनों को मत हंसवाओ और मुझको इन जालिमों के जेल में मत शुमार करो। यहां से एक अमल का नुक्ता लिखिए, जब भाई भाई से लड़ता है तो दुश्मन हंसते हैं, और इसी तरह जब मुसलमान मुसलमान से लड़ता है तो गैर मुस्लिम हंसते हैं। मूसा अलैहिस्सलाम ने कहा, मेरे रब मेरी खता माफ फरमा और मेरे भाई की भी, और हम दोनों को अपनी रहमत में दाखिल फरमा, और तो सब रहम करने वालों से ज्यादा रहम वाला। यहां लिखिए, वो दिल जिसमें तफक्कुह आ जाती है, वक्ती रिएक्शन दिखाता है, موسیٰ علیہ السلام کو شرک دے کر غصہ آیا, بھائی سے تھوڑی سی سختی کی لیکن فوراً اپنی غلطی کو پہچانا. تو لکھئے آئی ایم سوری, کہنا سیکھوں گی. ہدایت والا دل ہے, تفکر والا دل ہے جو اپنی غلطی پہ معافی مانگ لیتا ہے, اور ساتھ ہی ساتھ پھر بھائی کے لیے بھی دعا کرنے لگ گئے. بے شک جن لوگوں نے گائے کے بچڑے کی پوجا کی تھی ان پر بہت جلد ان کے رب کی طرف سے غضب اور ذلت اس دنیا کی زندگی میں ہی پڑے گی, اور ہم جھوٹی تہمت لگانے والوں کو ایسی ہی سزا دیا کرتے ہیں. اور جن لوگوں نے گناہ کے کام کیے پھر اس کے بعد توبہ کر لیں اور ایمان لے آئیں تو تمہارا رب اس توبہ کے بعد گناہ بخشنے والا یعنی گناہ معاف کرنے والا اور رحمت کرنے والا ہے. آپ کی بات ہے, کیونکہ آپ کے دل میں ہدایت کی طلب جاگی ہے. کوئی بات نہیں, ابھی بار بار گناہ ہوں گے, ڈونٹ وری, ایک وقت لگتا ہے, اس کے بعد ہی یہ چیزیں چھٹتی ہیں. بہت سارے لوگ ہدایت پہ آنے کے بعد بھی غلطیاں کرتے رہتے ہیں, تو دعا کر لیجئے کہ اللہ تو ہمیں بار بار سنبھلنے کا موقع عطا فرما. آگے آیت 154 سے 156, ایمان والا شرک کو برداشت نہیں کر سکتا. حضرت موسیٰ نے جب بچھڑے کی پوجا کا تذکرہ سنا تبھی بھی غصہ آیا, لیکن جب اپنی آنکھوں سے دیکھا تو بہت ہی غصے میں آگے. ولما سکت موسی الغضب, اب غصہ دور ہوتا ہے تو کیا ہوا. اور جب موسیٰ علیہ السلام کا غصہ چلا گیا تو ان تختیوں کو اٹھا لیا, اور ان کے مضامین میں ان لوگوں کے لیے جو اپنے رب سے ڈرتے تھے ہدایت اور رحمت تھی. اور موسیٰ علیہ السلام نے 70 آدمی اپنی قوم میں سے ہمارے وقت معین کے لیے منتخب کیے. سو جب ان کو زلزلے نے آ پکڑا تو موسیٰ علیہ السلام عرض کرنے لگے کہ میرے پروردگار, اگر تجھ کو یہ منظور ہوتا تو اس سے قبل ہی ان کو اور مجھ کو ہلاک کر دیتا. کیا تو ہم میں سے چند بے وقوفوں کی حرکت پر سب کو ہلاک کر دے گا؟ یہ واقعہ محض تیری طرف سے امتحان ہے. ایسے امتحانات سے جس کو تو چاہے گمراہی میں ڈال دے اور جس کو چاہے ہدایت پر قائم رکھے. تو ہی ہمارا کارساز ہے, بس ہم پر مغفرت اور رحمت فرما, اور تو سب معافی دینے والوں سے زیادہ اچھا ہے. اور ہم لوگوں کے نام دنیا میں بھی نیک حالی لکھ دے. بولیے آمین. اور آخرت میں بھی ہم تیری ہی طرف رجوع کرتے ہیں. اللہ تعالیٰ نے فرمایا کہ میں اپنا عذاب اسی پر واقع کرتا ہوں جس پر چاہتا ہوں, اور میری رحمت تمام اشیاء پر محیط ہے. تو وہ رحمت ان لوگوں کے نام ضرور لکھوں گا جو اللہ سے ڈرتے ہیں اور زکوٰۃ دیتے ہیں اور جو ہماری آیتوں پر ایمان لاتے ہیں. کیا پتہ چلا؟ اللہ کی رحمت کو لانے والے دو کام, اور وہ کیا؟ اللہ کا ڈر اور زکوٰۃ کا ادا کرنا, اور ساتھ ہی تیسری چیز آیتوں پر ایمان لانا. دیکھے گا فلو چارٹ آیت 154 پہ. وفی نسختها خدا ورحمۃ للذین هم لربهم یرہبون, خوف خدا رکھنے والے ہی ہدایت اور رحمت پاتے ہیں. جیسے اس وقت آپ لوگ الحمدللہ اللہ کے خوف کے ساتھ اس پارے کو سن رہے ہیں. کیا سیکھا ان آیتوں سے؟ کہ غصہ اور غم اللہ کے لیے ہو تو ادھر سن لینے کے بعد دل صاف کر لینا چاہیے, اور ہو بھی جاتا ہے. حضرت موسیٰ کا غصہ بھائی کے ساتھ کوئی جائیداد یا کاروبار کے نفع نقصان یا سانجی گاڑی کے جھگڑے پہ نہیں تھا. آپ کے میرے لیے عمل ہے, دین کا کام کرتے ہیں. کبھی کبھی ایک دوسرے پہ غلطی غصہ بھی آ سکتا ہے, بدگمانی بھی ہو سکتی ہے, ڈلی ڈیلی بھی ہو سکتی ہے. فوراً دل صاف کر لیجئے, اٹھیے نہ اس جگہ سے دل صاف کیے بغیر, ورنہ پچھلے بارے کو یاد کر لیجئے کہ اگر گندے دل رہے تو قرآن کا نور اندر نہیں آئے گا. اور دوسری بات اس سے پتہ چلتی ہے کہ مومن کا دل اللہ تعالیٰ کے انصاف اور عدل سے ہمیشہ خائف رہتا ہے. تو کبھی اللہ سے یہ نہ کہا کریں کہ اللہ میرا انصاف کر, یہ کہا کریں اللہ تعالیٰ میرے پہ رحم کر دے, کیونکہ ہمیں اپنے بہت سارے گناہ خود دکھتے جو نہیں ہیں. تو اگر اللہ نے انصاف کیا تو کیا ہوگا؟ بالکل ایسے ہے کہ ایک اسٹوڈنٹ بڑا اوور کانفیڈنٹ ہوتا ہے, میرے سارے سوال ٹھیک ہیں, لیکن جب پیپر چیک ہو کے آتے ہیں تو بہت سارے نمبر کٹے ہوتے ہیں. تو اللہ تعالیٰ کے ساتھ کوئی ایسا عمل نہیں رکھنا چاہیے. آگے بہت ہی خوبصورت حصہ ہے سورت کا 157-158, نبی صلی اللہ علیہ وسلم کی صفات. اور یاد لکھ لیجئے اپنے لیے ریمائنڈر کہ پچھلی کتابوں یعنی تورات اور انجیل میں نبی صلی اللہ علیہ وسلم کا جو مقام تھا کس طرح, وہ وہاں یہاں ذکر ہے. الذین یتبعون الرسول النبی, جو لوگ ایسے رسول نبی امی کا اتباع کرتے ہیں جن کو وہ لوگ اپنے پاس تورات اور انجیل میں لکھا ہوا پاتے ہیں, وہ ان کو نیک باتوں کا حکم فرماتے ہیں اور بری باتوں سے منع کرتے ہیں اور پاکیزہ چیزوں کو حلال کر دیتے ہیں. پاکیزہ چیزوں کو حلال بتاتے ہیں اور گندی چیزوں کو ان پر حرام فرماتے ہیں، اور ان لوگوں پر جو بوجھ اور طوق تھے ان کو دور کرتے ہیں. پس جو لوگ اس نبی پر ایمان لاتے ہیں اور ان کی حمایت کرتے ہیں اور ان کی مدد کرتے ہیں اور اس نور کا اتباع کرتے ہیں جو ان کے ساتھ بھیجا گیا، ایسے لوگ پوری فلاح پانے والے ہیں. آپ کہہ دیجئے کہ لوگوں، میں تم سب کی طرف اس اللہ کا بھیجا ہوا ہوں جس کی بادشاہی تمام آسمانوں پر اور زمین میں ہے. اس کے سوا کوئی عبادت کے لائق نہیں، وہی زندگی دیتا ہے اور وہی موت دیتا ہے. بس اللہ تعالیٰ پر ایمان لاؤ اور اس کے نبی امی پر جو کہ اللہ تعالیٰ پر اور اس کے احکام پر ایمان رکھتے ہیں، اور ان کی پیروی کرو تاکہ تم راہ راست پر آ جاؤ. یہ ہے خصائص پروفیٹ محمد صلی اللہ علیہ وسلم، اسپیشل چیزیں. آپ دیکھیے کہ اس آیت پہ پہنچ کے ہمیشہ دل بوجھل ہو جاتا ہے. صحابہ کرام نے نبی صلی اللہ علیہ وسلم کے ہر بات پہ لبیک کہا. آج آپ کو مجھے اس آیت میں نبی صلی اللہ علیہ وسلم کے ساتھ اپنے تعلق کی بنیادوں کو مضبوط کرنے کی دعوت ملی ہے، آگے بھی ملے گی. سوال کیجئے کہ نبی صلی اللہ علیہ وسلم تو نیکی کا حکم کرتے اور برائی سے روکتے تھے، کیا میں بھی ایسی ہوں؟ آپ حلال چیزوں کو، طیب چیزوں کو حلال سمجھتے اور بری چیزوں کو حرام؟ کیا واقعی 8-9 پارے پڑھنے کے بعد میرے اندر بھی یہ تڑپ آ چکی کہ حرام نہیں جائے گا، ناجائز میری زندگی میں نہیں آئے گا؟ اپنی کمائی میں سے ایک حرام کا کرون، ایک کرون جو حرام سے یا اللہ کی نافرمانی سے آئے گا، میں نہیں لاؤں گا؟ کیا میں نے یہ سوال کیا؟ اور پھر آگے اگلا سوال ہم خواتین سے ہے. یدعون ہم اسرہم والاغلال التی کانت علیہم. نبی صلی اللہ علیہ وسلم کی آمد کا مقصد زندگی کو آسان کرنا تھا. عربوں نے اپنے اوپر بہت سارے طوق لادے ہوئے تھے، رسم و رواج کے بوجھ تھے، بیٹیوں کو زندہ درگور کرنا اور اسی طرح کچھ اور. اللہ کے نبی نے ایسے خوبصورت طریقے سے اصطلاحات کی کہ وہ سب کچھ اللہ کی رحمت سے ختم ہوا. آج ہم خواتین نے، میں مردوں کا نام نہیں لیتی، سب مردوں کو اسے ایگزیمٹ کر دیجئے، کوئی ایک ایکسپشنل کیس ہوگا تو اس ہو کے، اوور آل ہم خواتین ہیں جنہوں نے زندگی کو بوجھل کیا ہوا، رسم و رواج کے بوجھ، بھاری شاپنگ کے بوجھ، گھر کی اندر ڈیکوریشن، یعنی آج ہم نے اپنی زندگیاں آسان نہیں کی. تو لکھیے، اے اللہ میری زندگی کو آسان کر دے. دیکھیے وہ دل جن میں تفقہ نہیں ہوتی نا، جو لا یفقہون ہوتے ہیں، وہ خود اپنے اوپر بوجھ ڈالتے رہتے ہیں اور پھر اٹھایا نہیں جاتا تو اینڈ پہ دین چھوڑ دیتے ہیں. زندگی آسان کیجئے، کپڑے کم کریں، گھر چھوٹا لیں، کیا ہوگا، قبر تو اس سے بہت چھوٹی ہونی ہے. فالتو سامان نکالیے، فالتو ایکٹیویٹیز نکالیے، دیکھیے کتنا وقت ہے آپ کے پاس اللہ کے لیے اور اپنے لیے. آج ہمارا وقت اللہ کے لیے نہیں ہے اور اپنے گھر والوں کے لیے نہیں ہے. باہر کی سوشلائزنگ، باہر کی دنیا میں تو ہم بہت جیتے ہیں، اور اپنی کمی پیسوں سے پوری کرنا چاہتے ہیں. اللہ تعالیٰ ہمیں زندگیوں کو آسان کرنے والا بنائے، اور منو مٹھائی کے ٹوکروں کی جگہ ہم 1 کلو مٹھائی پہ راضی ہونے والے بن جائیں. اور 90% خواتین مردوں کو مجبور کرتی ہیں، اور جب حلال سے پورا نہیں ہوگا تو یا تو قرضوں میں ڈوب کر شادیاں لیں گے اور کبھی کچھ اور کریں گے. تو یہ بوجھ ہم نے ہلکے کرنے ہیں انشاءاللہ. اور پھر آخر میں جو ضرور ہو نہ ضرور ہو والی باتیں، اس پہ ہم سب نے، گھرانوں کے گھرانوں نے مل کے عمل کرنا ہے انشاءاللہ. دعا کیجئے، اللہ مجھے نبی کے مشن کا راہی بنا دے، اور کل ہم سب کو اللہ تعالیٰ اپنے نبی کی سفارش بھی نصیب کرے، اور آپ سب اللہ تعالیٰ کے نبی کے ہاتھ سے ہمیں حوض کوثر کا پانی بھی نصیب ہو. آگے 159 سے 162 بنی اسرائیل کے 12 قبیلوں کا ذکر ہے. ومن قوم موسا، اور قوم موسا میں ایک جماعت ایسی ہے جو حق کے مطابق ہدایت کرتی ہے اور اسی کے مطابق انصاف بھی کرتی ہے، اور ہم نے ان کو 12 خاندانوں میں تقسیم کر کے سب کی الگ جماعت بندی کر دی، اور ہم نے موسیٰ علیہ السلام کو حکم دیا جبکہ ان کی قوم نے ان سے پانی مانگا کہ اپنے عصا کو فلاں پتھر پر مارو، بس فوراً اس سے 12 چشمے پھوٹ نکلے، اور ہر ہر شخص نے اپنے پانی پینے کا موقع یعنی جگہ معلوم کر لی، اور ہم نے ان پر ابر کا سایہ بھی کیا، اور ان کو منو سلوا اور یعنی ترنجوین اور بٹیرے یعنی پرندہ تھا اور ایک جیسے مشروم ٹائم کی کوئی چیز تھی وہ پہنچا دی. کھاؤ نفیس چیزوں میں سے جو کہ ہم نے تم کو دی ہیں، اور انہوں نے ہمارا کوئی نقصان نہیں کیا لیکن اپنا ہی نقصان کرتے تھے. اور جب ان کو حکم دیا گیا کہ تم لوگ اس آبادی میں جا کر رہو اور کھاؤ اس سے جس جگہ تم رغبت کر رکھو، جس جگہ تمہاری رغبت ہے یعنی جہاں مرضی جاؤ وہاں موو ہو جاؤ، یہ مراد ہے، اور زبان سے یہ کہتے جانا کہ توبہ ہے، اور جھکے جھکے دروازے میں داخل ہونا، हम तुम्हारी खताएं माफ कर देंगे। जो लोग नेक काम करेंगे इनको हम मजीद और भी देंगे। लेकिन हुआ क्या असल में, पस बदल डाली इन जालिमों ने एक और कलमा, यानी पस बदल डाला इन जालिमों ने एक और कलमा जो खिलाफ थे इस कलमे के जिसकी इनसे फरमाइश की गई थी। इस पर हमने इन पर आसमानी आफत भेजी इस वजह से कि वो हुक्म को जाया करते थे। बनी इसराइल की कौम का ये ड्रॉबैक, नेमते भी इनको रोशनी आई और इन्होंने आजमाइशों में तो किसी न किसी हद तक अपने आप को अल्लाह के दीन से रखा था, लेकिन फतह के जश्न मनाने लगे। तो लिखिए, हिदायत के तलबगार आज एक नियत तो करें, हम जश्न आजादी नहीं मनाएंगे। इस्लाम का मिजाज जश्न का नहीं है, तस्कीर का है, तहदीस नेमत का है। आप इस्लाम के नाम पर एक मुल्क को हासिल करने के बाद गैर इस्लामी तरीकों से जश्न मनाकर अल्लाह को मौका देते हैं कि आपके मुल्कों में खुशहाली हो, बिजली जाए, घबराहट हो, तो जश्न मनाने वाली कौम नहीं थी। अल्लाह के नबी ने मक्का फतह होते हुए कोई जश्न नहीं मनाया और आप उस दिन ऐसे दाखिल हुए जैसे सर कुजावे से लग रहा हो। तो लिखिए, बिगड़ी हुई कौमें, ला यफ़क़हूना वाले दिल अपनी छोटी छोटी खुशियों पे आपे से बाहर हो जाते हैं, अल्लाह ताला में उनमें ना रखे। आगे फिर एक अहम वाक्य, आप देख रहे हैं कितनी एनरिच्ड सूरत अलराफ है, हर आयत पे आपको बहुत कुछ बताने को दिल कर रहा है जो कि अभी नहीं बता सकते, लेकिन आप इंशाल्लाह चलते रहेंगे। आप लोगों ने आगे डिटेल से कोर्स करना है, एक एक लफ्ज कुरान का सीने में आना है। आज जिनको ये लगता है कि मैं बहुत डिटेल्स बताती हूँ, अगर किसी को लगता है तो सबीलुल जन्ना के सिर्फ एक हफ्ते के बाद वो कहने लग जाते हैं कि ये इतना भी था कुरान में, अभी तो ऊपर से पानी से गुजर रहे हैं। जब अंदर डूबकर मोती लेते हैं तो फिर असल खूबसूरती उसके बाद आती है। तो अगला वाक्या क्या है, सहाबे सब्त का किस्सा। वो लोग जो बंदर बनाए गए, क्यों बने बनाए गए, इसको उस वाक्य सब्त कहते हैं। आयते पढ़ के इंशाल्लाह इस पे ओवरऑल थोड़ी सी बात करेंगे। वसल हुमन अलकरियत अल्लती, आयत 163 से 167 है। और आप इन लोगों से इस बस्ती का जो कि दरिया के किनारे वाकिफ करीब थी, यानी जो दरियाए शोर के करीब आबाद थे, इस वक्त का हाल पूछिए। जबकि वो हफ्ते के दिन के बारे वो हफ्ते के बारे में हद से निकल रहे थे, जबकि इनके हफ्ते के रोज से इनकी मछलियां जाहिर हो होकर इनके सामने आती थी, और जब हफ्ते का दिन ना होता तो इनके सामने ना आती थी। हम इनकी इस तरह से आजमाइश करते रहे थे, हम इनकी आजमाइश करते थे इस सबब से कि वो हुक्म नहीं मानते थे। और जबकि इनमें से एक जमात ने यूं कहा कि तुम ऐसे लोगों को क्यों नसीहत करते हो जिनको अल्लाह ताला बिल्कुल हलाक करने वाला है या इनको सख्त सजा देने वाला है। उन्होंने जवाब दिया कि तुम्हारे रब के रूबरू उजर करने के लिए, और इसलिए कि शायद के वो डर जाएं। बस जब वो इसको भूल गए जो इनको समझाया जा रहा था, तो हमने इनको तो बचा लिया जो इस बुरी आदत से मना किया करते थे, और इन लोगों को जो कि ज्यादती करने वाले थे एक सख्त अजाब ने पकड़ लिया, यानी एक सख्त अजाब में पकड़ लिया, इस वजह से कि वो बेहुक्मी किया करते थे, यानी वो जिस काम से इनको मना किया गया था इसमें हद से निकल गए। तो हमने इनको कह दिया कि तुम जलील बंदर बन जाओ। और वो वक्त भी याद करना चाहिए कि आपके रब ने ये बात बतला दी कि वो इन यहूद पर क्यामत तक ऐसे शख्स को जरूर मुसल्लत करता रहेगा जो इनको सजाए शदीद की तकलीफ पहुंचाता रहेगा। बिला शुबाफ का रब जल्दी ही सजा दे देता है, और बिला शुबा वो वाकई बड़ी मगफरत और बड़ी रहमत वाला है। यहाँ हमने एक वाक्या पढ़ा, हजरत दाऊद अलैहिस्सलाम का दौर था। ईला नाम की एक बस्ती थी, दरिया के किनारे थी। बनी इसराइल ने अल्लाह ताला से खुद मांग कर हफ्ते का दिन लिया कि हम उसको होली डे यानी रिलीजियस डे बनाएंगे और कुछ कमाई नहीं करेंगे और सिर्फ उस दिन इबादत करेंगे। अल्लाह ने उनकी ये बात कबूल की। यहाँ याद रखिए कि हर कौम को जुमे का दिन दिया गया था, लेकिन इन्होंने अपनी मर्जियां की। बनी इसराइल ने हफ्ता ले लिया तो उनकी देखा देखी आगे जाकर नसारा यानी क्रिश्चियंस ने इतवार यानी संडे लिया। तो ये जो संडे को अब होलीडे कहते हैं ना, छुट्टी, ये छुट्टी नहीं थी, ये इबादत का दिन था। आज हम कहते हैं इस वीकेंड पे इबादत नहीं कर सकते, वीकेंड पे क्लास नहीं ले सकते, सो ऑन, ऐसी बातें करके। तो बहरहाल उस दिन मछलियां भी बहुत आने लग गई। वो बस्ती मछलियां ही बेचती थी क्योंकि उनकी गुजर बसर थी, हफ्ते को हुक्म नहीं था। अब मछलियों में भी कोई सेंस होगी, वो उसे खूब सार उठा उठा कर देखती, जैसे आप अभी पढ़ रहे थे तर्जमे में। अब इनकी राल टपकी, और यहां से उलमा कहते हैं कि किसी कौम में हराम बिजनेस के मौके का उभर उभर के आना, अल्लाह की आजमाइश है। और जब दिल ला यफकहून की कैफियत में होते हैं तो वो खुश होते हैं। देखा कारोबार तो है ना, पैसे तो आ रहे हैं ना भाई, पैसे तो चोर भी ले आता है, डाका डालकर पैसे आ जाते हैं। एक 420 कीजिए और पैसे ले लीजिए, बैंक लूटिए तो पैसे ले लीजिए। क्या इंसान और हिदायत का तालिब इतना गया गुजरा कि वो गलत चीजें करके घर में पैसा लाएगा। एक माँ थी तो जिसका बेटा शराब का काम करता था, क्राम वो भी ऐसे ही होता है ना, और भी चीजें बेची तो साथ शराब भी बेची। तो वो कहती है कि बेटा मैं क्या दुआ करूं तेरे लिए कि अल्लाह तेरे कारोबार में बरकत दे, यानी तेरी शराब बिके तो शराब पी के जो कुछ होगा वो सब बढ़े। तो बस ये शोर को बेदार करने के लिए काफी है, हर एक अपने सोर्स ऑफ इनकम को देखे। मैं जो पैसे घर में लाती हूँ, औरत तो नहीं लाती अल्हम्दुलिल्लाह, तो मुझे मजबूरन कहना पड़ेगा, मैं जो पैसे घर में लाता हूँ क्या ये अल्लाह की रजा के हैं? और याद रखिए, गलत चीजों से जो पैसा आता है ना, वो बीमारियों, परेशानियों, मुकदमों और बहुत खुराफात में निकल जाता है। तो अल्लाह ताला ने इस कौम को मछलियां पकड़ने पे नहीं बंदर बनाया, हीला किया। जुम्मे को जाकर जाल लगाते और हफ्ते को कुछ भी ना करते, और इतवार को मछलियां जाल में फंसी होती उठा लेते। अल्लाह को ये हीला पसंद ना आया जो इन्होंने अल्लाह के हुक्म के साथ किया, अल्लाह ने इनके चेहरों के साथ वही कर दिया। तीन गिरोह में लोग बट गए, एक वो जिन्होंने ये काम किया, दूसरे वो जिन्होंने नहीं किया और इनको मना किया, और तीसरों ने कहा पीस मेकर, डोंट माइंड बिजनेस, वो कहते हैं ना कि रिलीजन इज देयर पर्सनल मैटर। अल्लाह ने बस एक को बचाकर बाकी दो को बंदर बना दिया, और वो बंदर तीन दिन में खत्म हो गए। आज हम बंदरों की औलाद नहीं है, तो अमर बिल मारूफ नहीं अनिल मुनकर करना इसलिए भी अहम है कि शक्लें ना बदल जाएं। और अल्लाह के नबी ने कहा था कि मेरी उम्मत की शक्लें भी बदलेंगी, उनमें भी खसफ भी होगा और इस किस्म की चीजें होंगी। अल्लाह ताला हमारी नस्लों को इससे बचा के रखे। तो अपने आप को हमेशा बुराइयों से दूसरों को बचाने का जरिया बनाइए, और ये दुआ कीजिए कि मेरे मालिक तू हमें और हमारी नस्लों को गंदगियों से बचा ले। आगे 168-9 बनी इसराइल के फिरकाबाजी का तस्करा। वक़्त ता ना हूं फिल अर्दी उमामा, और हमने दुनिया में इनकी मुख्तलिफ जमातें कर दी, बाज इनमें नेक थे और बाज इनमें और तरह के थे, और हम इनको खुशहालियों और बदहालियों से आजमाते रहे शायद के वो बाज आ जाए। या फिर देखिए दोनों तरह की आजमाइश है। फिर इनके बाद ऐसे लोग इनके जानशीन हुए कि किताब को इनसे हासिल किया वो इस दुनिया फानी का माले मता ले लेते हैं और कहते हैं कि हमारी जरूर मगफरत होगी। ये जुमला नोट कर लें, कभी लोगों से आप ये जुमला सुने ना, अल्लाह बड़ा गफूर रहीम है। तो ये आयत 169 इसकी दलील है, ले लीजिए कि गलत काम ना छोड़ना और ये कहते जाना सयुग फरुलना, ये उस कौम की पहचान है जिनका जिक्र इन आयात में हो रहा है। हालांकि अगर इनके पास फिर वैसा ही मालूमता आने लगे तो इसको भी ले लेंगे। क्या इनसे इस किताब के इस मजमून का अहद नहीं लिया गया कि अल्लाह ताला की तरफ से सिवाय हक बात के और किसी बात को मंसूब ना करेंगे या किसी बात की निस्बत ना करेंगे? और उन्होंने इस किताब में जो कुछ था इसको पढ़ लिया, और आखिरत वाला घर इन लोगों के लिए बेहतर है जो तकवा रखते हैं, क्या फिर तुम नहीं समझते? लिखिए ला यफकहूना वाले दिल जिनमें तफक्को नहीं होती, वो गुना भी नहीं छोड़ते और साथ ही साथ ये कहते रहते हैं कि अल्लाह ताला मुआफ कर देगा। हालांकि गुना ना छोड़ना और फिर अल्लाह से माफी मांगना ये तो एक किस्म का इस्तेहजा है, अल्लाह ताला इससे बचा के रखे। हाँ, आयत 170 और 171 में किताब को थामने वाले वो लोग जो ला यफकहूना वाली कैफियत में नहीं है, और आप ही जैसे वो लोग हैं अल्लाह के हुक्म से, उनका जिक्र आता है। वल्लज़ीन युमस्सिकून बिलकिताब, आप किताब को थामना है कैसे? और जो लोग किताब के पाबंद हैं और नमाज की पाबंदी करते हैं, पूछिए खुद से दोनों चीजें मेरी ठीक चल रही हैं? अल्हम्दुलिल्लाह। और फिर तीसरा काम, हम ऐसे लोगों का जो अपनी इस्लाह करें, सवाब जाया ना करेंगे। तीन नुकते हैं इसमें आपके मेरे अपने लिए इस्लाह के। और वो वक्त भी काबिले जिक्र है जब हमने पहाड़ को उठाकर साहिबान की तरह इनके ऊपर मुअल्लक कर दिया, और इनको यकीन हो गया कि अब इन पर गिरा, और कहा कि जो किताब हमने तुमको दी है इसे मजबूती के साथ कबूल करो, और याद रखो जो अहकाम इसमें हैं इससे तवक्को है कि तुम मुत्तकी बन जाओ। याद है आपको सूरह बकरा में दो दफा ये जुमला आया था, यहां फिर आ गया खुजू मा आतैनाकुम बिकुव्वा। तो क्या पता चला इस्तकामत के साथ इस किताब को थामे रहिए। टिश्यू पेपर की तरह ना पकड़ें। अगर आपका कोई पारा छूट जाता है अगले दिन से पहले सुन लीजिए। अगर कुछ हिस्सा छूट रहा है बीच में उसको टाइम नोट करके दोबारा सुनिए, क्योंकि अधूरा कुरान तो आखिरी दिन तकमील में दुआ में नहीं आएगा। और इसी तरह अपनी बाकी चीजों की भी बेहतरी की कोशिश करते जाएंगे। इंशाअल्लाह ताला अल्लाह ताला रास्ते खोल देगा हमारे लिए हिदायत के। आगे देखिए 172 भी अहम आयत है। वादे अलस्त, आपकी मेरी रूहों से जो वादा लिया गया उसका तस्करा है। आज हमें याद नहीं है। लोग कहते हैं जब याद नहीं तो हुआ नहीं, तो सवाल यह कि आपको अपनी पैदाइश याद है? आप जिस दिन पैदा हुई थी, इंसानों में चंद लोगों के कहने पे आपको यकीन है कि आप इस दिन पैदा हुई, ये आपकी माँ है, आपके बाप है, आपने मान लिया। तो क्या अंबिया कराम की जुबान से बात जो पहुंची उसको सुनकर आपको मुझे यकीन नहीं आएगा? तो पूरा यकीन है। और इसकी डिटेल्स आपको दी गई थी रबिया कल्बी के डे 3 में। जिन साथियों ने रबिया कल्बी कोर्स मिस हो गया उनसे, अगर आप वाकई दौरे कुरान के साथ कोई एक्स्ट्रा चीज सुनना चाहते हैं तो उसको सुनना शुरू कर दीजिए। 3 दिन वीकडेज के जो आपको खाली मिलते हैं, वीकेंड, जुमा, हफ्ता, इतवार, शाम का सेशन नहीं होता जब अल्लाह अस्माउल हुस्ना का, तो आप उन 3 दिनों में अगर आदत अपनी कायम रखना चाहें तो ये सुनते जाइए। वहां हमने देखा था कि नूर कैसे तबीयत में आता है। नूर फितरत, नूर वही, ये वादा उसी की याद दहानी है। देखते हैं वादा अलस्त। वही जखज रब्बुक मिन बनी आदम, और जब आपके रब ने औलादे बनी आदम से, यानी जब औलादे आदम की पुश्त से इनकी औलाद को निकाला, और जब आपके रब ने औलादे आदम की पुश्त से इनकी औलाद को निकाला और इनसे इन्हीं के मुतल्लिक इकरार लिया कि क्या मैं तुम्हारा रब नहीं हूँ? सब ने जवाब दिया, क्यों नहीं, हम सब गवाह बनते हैं, ताकि तुम लोग क्यामत के रोज यूं ना कहो कि हम तो इससे महज बेखबर थे। और दूसरी वजह 173-174, ख्वाहिश परस्ती, यानी हुज्जत तमाम की जा रही है। कोई ये ना कह दे कि हमारे तो माँ बाप शिर्क करते थे। कैसे? औतकूल इन्नम अशरका अबाउना, या यूं कहो कि पहले पहले शिर्क तो हमारे बड़ों ने किया और हम इनके बाद इनकी नस्ल में हुए। सो क्या इन गलत राह वालों के फेल पर तू हमको हलाकत में डाल देगा? और हम इसी तरह आयात को साफ साफ बयान करते हैं ताकि वो बाज आ जाए। तो ये वादा आपको मुझे याद नहीं है, लेकिन हमारी इंस्टिंक्ट में, आज की जुबान में, हमारे डाटा में सेव कर दिया गया। आप कंप्यूटर में कुछ चीजें पहले डालते हैं, पहले आप उसमें अपलोड करते हैं, फिर डाउनलोड करते हैं। तो अल्लाह ने अपलोड कर दिया था आपकी मेरी चिप में, और इसी वजह से ईसा बोले थे इन्नी अब्दुल्ला। इसी वजह से आप देखिए कि इंसान पैदाइशी तौर पे जो दुनिया में आता है वो अल्लाह का बंदा बनता है। ये अलग बात है कि बाद में फिर माँ बाप उसको कुछ और बना दे। आगे फिर एक बहुत बोझल करने वाला वाक्य, और आप सबसे कहूंगी ला यफ़क़हून वाले दिल, इस वाक्य को सुने। ये उस शख्स की कहानी है जिसको अल्लाह ने दीन का इल्म दिया था, लेकिन वो इस दीन के इल्म को जाहरी तौर पे ले गया और दिल ना बदला, दिल में तब्दीली ना आई। तो बिल आखिर वो क्या हुआ? एक मखलूक जिसको कुत्ता कहते हैं, उससे अल्लाह ने इसकी मिसाल दी है। और ये प्राइम टाइम है सूरत अलराफ का, इससे आगे सूरत अपने ततिमे पे चली जाएगी। 175-179, दुनिया के बंदे, अब्दुद दुनिया, कौन है? जो दुनिया के लिए जीते हैं। इल्म आने के बाद भी दुनिया का गम पड़ा हुआ है तो फिर पीछे कर दो सब कुछ, जाओ फिर पूरे दिल से दुनिया पे जाओ। दुनियादार को तो दुनिया अच्छी लगे, दीन पढ़ने वाले को दुनिया का गम लग जाए, इससे बड़ी और कोई ला यफ़क़हून वाली कैफियत नहीं हो सकती। वत्लु अलैहिम नबअल्लज़ी आतैना, और इन लोगों को इस शख्स का हाल भी पढ़कर सुनाइए कि जिसको हमने अपनी आयतें दी आपको मुझे मिली। अल्हम्दुलिल्लाह, अल्लाह मरते दम तक सीने में रखे, मरते दम तक इसके लिए जीने वाला बनाए। लेकिन उसका हाल क्या था? फिर वो इनसे बिल्कुल ही निकल गया। हसरत के साथ कहिए, वो फिर इनसे निकल गया। कुरान पढ़ने के बाद जो वापस जाता है वो शैतान से भी ज्यादा गुमराही फैलाता है, क्योंकि लोग उसको कुरान वाला समझते हैं, लेकिन उसको देखकर लोगों को वो शैतान वाला दिखता। ऐसे शख्स के साथ क्या होता है? फिर शैतान उसके पीछे लग गया, सो वो गुमराह लोगों में शामिल हो गया। देखिए, रहमान का साथ छूटेगा तो शैतान जरूर थामेगा आपको, ये तो पक्की बात है। और अगर हम चाहते तो इसको इनायतों की बदौलत बुलंद मर्तबा कर देते, लेकिन वो तो दुनिया की तरफ माइल हो गया और अपनी नफसानी ख्वाहिशों की पैरवी करने लगा। सो इसकी हालत कुत्ते की सी हो गई कि अगर तू इस पर हमला करे तब भी वो हांफे, या इसको छोड़ दे तब भी हांफे। यही हालत इन लोगों की है जिन्होंने हमारी आयतों को झुठलाया। बस आप इस हाल को बयान कर दीजिए, शायद वो लोग कुछ सोचे। और इन लोगों की हालत भी बुरी हालत है जो हमारी आयात को झुठलाते हैं और अपना नुकसान करते हैं। जिसको अल्लाह हिदायत करता है बस हिदायत वाला वही है, और जिसे वो गुमराह कर दे ऐसे ही लोग खसारे में पड़ने वाले। देखिए हिदायत की तलब वाले लोग, आप हिदायत चाहेंगे तो ही अल्लाह आपको हिदायत देगा। और हमने ऐसे बहुत से जिन और इंसान दोजख के लिए पैदा किए हैं जिनके दिल ऐसे हैं जिनसे नहीं समझते। आगे आपका दिल से समझने का टॉपिक, दिमाग से नहीं दिल से सोचना सीखिए। और जिनकी आंखें ऐसी हैं जिनसे नहीं देखते, और जिनके कान ऐसे हैं जिनसे नहीं सुनते, ये लोग चौपायों की तरह हैं, बल्कि ये इनसे भी ज्यादा गुमराह हैं। और सबसे बड़ा कमेंट इनके लिए जो अल्लाह ने इस आयत के एंड पे दे दिया, और वो क्या है, ये गाफिलून है। उलाइकहुमुल गाफिलून, यही लोग गुमराह हैं। ये है जी 179, अल-क़ल्बुल लज़ी ला यफ़क़हू, ना समझ दिल। पहले तो अपने लिए दुआ कीजिए। वो दुआ है ना कि किसी की तकलीफ में, किसी गलत चीज में किसी को देखें तो उसके लिए दुआ करें। अपने लिए कीजिए, अल्हम्दुलिल्लाहिल्लज़ी आफ़ानी मिम्मब्तिलाहु बिही वफद्दलनी अला कसीरे मिम्मन खलक तफ़दीला। आपका भी हर वक्त का पढ़ने पढ़ाने का काम है, दीन के नाम पे आप भी कुछ ना कुछ लोगों में नाम रखते हैं। अगर जिंदगी के किसी मोड़ पे ये कैफियत होगी जो इधर है, तो कह लीजिए कि ऐसी जगह पे जाकर डूबेंगे कि जहां से फिर निकलेगा नहीं बंदा। तो आज जरा अपने दिल को टटोलूं। पहले तो मैं ही कहूं, मैं अपने आप को ही कहती हूं, साथ आप भी सुन लेते हैं मेरी खुद कलामियां, कि जब दिल ना समझ होता है तो उसकी कैफियत क्या होती है। ला यफ़क़हू नबिहा, सारा कुरान पढ़ जाएगा लेकिन ला यफ़क़हू नबिहा, नमाजें पढ़ेगा ला यफ़क़हू नबिहा, तर्जमा भी नहीं आता, आता भी है तो सो के चल रहा है, रोजे रखता है लेकिन ला यफ़क़हू नबिहा, रोजा रखता है नमाज नहीं पढ़ता, नमाज पढ़ता है शिर्क करता है, ऊपर सर पे एक स्काफ बांध के जिस्म नीचे टाइट्स में छुपा लेना, ला यफ़क़हू नबिहा। पढ़ा लिखा न पढ़ा ऐसा शख्स, कुरान भी पढ़ लिया और उसके बावजूद भी अपनी प्रोफाइल्स की तस्वीरें लोगों को दिखाता है, ला यफ़क़हू नबिहा। 100 बातें बोल सकती हूँ इधर अगर टाइम हो तो। वो काम जो दीन पे आने के बाद भी ना समझी के करते हैं, खूब खूबसूरत चमकता दमकता स्काफ लेके रेड कलर की लिपस्टिक लगा के शादी में पहुंच गए, ये कौन सा पर्दा है आपका भाई, ये आपको स्काफ की किसने कहा, ना लगाइए। ठीक है, अच्छी बात है, ना करने से तो कुछ बेहतर ही किया, लेकिन ये वो शख्स तो नहीं हो सकता कि जो हिदायत की तरफ चलता ही जा रहा है। हाँ, नई बच्ची है, शुरू के दिन है, अभी एहतिना सिरातल मुस्तकीम की सूरत में पहले स्टेप पे है, इट्स फाइन। रंग बिरंगे स्काफ पहनकर बच्चियां चमकते दमकते फूलों वाले पहने, कोई बात नहीं है, वो तो अभी हिदायत पे पहली है, पर आप पहली थोड़ी है, आप तो बूढ़ी होने के करीब हो गई, आप तो बच्चों वाली हो गई, आप तो हिदायत के एतबार से आगे पहुंच गई, आपका दिल अभी भी नहीं समझ रहा इन बातों को। चले एक नया बंदा काम शुरू करता है, वो कुछ ना कुछ उसमें सूद के मामलात कर ले, इट्स ओके, बेचारे को नहीं पता, पर आप जैसे समझदार माशाल्लाह, आप 10-20 साल से कारोबार चला रहे हैं, कुरान आपके हाथ में है, दाढ़ी आपकी है, मस्जिदों से आपका ताल्लुक है, जुम्मे के खुतबे आप सुनते हैं, लेकिन लाजफ़क़हू नबिहा। तो याद रखिए इस बात को, अब आगे जितना प्रोलोंग कर ले, लेकिन असल ये बात है जिसके लिए आप और मैं कुरान पढ़ रहे हैं। बेवकूफ किस्म के दीनदार नहीं बनना, पर्दा करके भी मर्दों के साथ जाके खीखी खीखी हंसना, और वो सेपरेशन के बावजूद भी दीनदार साहब ने औरतों में आके जरूर झांकना। और कभी आपने सोचा ये कैसी फिक्र है, अपनी बेटी को सर से पांव तक सजा कर संवार कर एक गैर महरम के आगे पेश करते हैं, तो फिर उस लड़के दूसरे से निकाह क्यों करने लगे हैं अभी थोड़ी देर में, इसको जिसको दिखा रहे हैं ला यफ़क़हू नबिहा। यानी आज कहूं ना तो उम्मत मुस्लिमा की मत मरी हुई है, अल्लाह मुझे माफ करे जिस गुस्से से मैं बोल रही हूं, अल्लाह मुझे इस पे माफ करे, लेकिन इससे भी ज्यादा दर्द है अंदर। देखिए कुछ नहीं कर रहा, اس کا کوئی تعلق ہی نہیں دین سے، وہ اسلام کا نام ہی نہیں لیتا، اس کا کیا غصہ؟ اور مجھے کبھی غیر مسلموں کو برے حال حلیے میں دیکھے غصہ نہیں آتا، ترس آتا ہے، ہاں اپنے پر غصہ آتا ہے کہ ہم ان تک نہیں پہنچے۔ بٹ آپ کیا بنتے ہیں؟ آپ بڑے نیک بن رہے ہیں، آپ بس اوپر ایک چادر اور لے لیتے ہیں، وہ بھی موتی ستارے ستارے چمکے والی، کوئی بات نہیں، شادی میں جا رہے ہیں، لا یفقہون بھیا، مت کیوں ماری گئی ہے آپ کی؟ یا فیصلہ کر کے ایک طرف جائیے یا دوسری طرف جائیے۔ یہ باتیں وہ لوگ بالکل نہ میری سنیں جو پہلی دفعہ قرآن سنے، یہ معذرت کے ساتھ میرے پیارے ان کے لیے نہیں ہے، یہ ان کے لیے بات کر رہی ہوں جو میں ہوں خود۔ یہ قرآن آپ کو پڑھا کے جاؤں اور میری اپنی مت ماری ہو، یہ ہے وہ چیزیں جس کے لیے لوگ دین پہ نہیں آتے۔ وہ کہتے ہیں وہ پڑھ کے کرتے ہیں، آپ بغیر پڑھے کرتے ہیں، وہ کہتے ہیں یہ کرو، آپ جیسے ہم کہتے ہیں مسلمان ہو کے پیو بچ جاؤ گے، کافر پیے گا تو آگ میں جائے گا، کافر بت کے آگے سجدہ کرے گا تو آگ میں جائے گا، تو مسلمان ہو کے جا کے جس پہ مرضی سجدے کرو تمہیں کچھ نہیں ہوگا۔ تو یہ لا یفقہون والی کہتے ہیں، آج اس وقت امت مسلمہ کی مت ماری ہوئی ہے، پاگلوں والے کام شادیاں اور خوشیاں غموں میں کرتے ہیں، عبادت کے نام پہ وہ کام کریں گے جو اگر آپ اپنے بچوں کے سامنے کرے تو وہ ہنسیں گے، ماما آپ کیا کر رہی تھی، چپ چپ بچے نہیں بولتے، میری دادی ایسے ہی قدم دلاتی تھی، وہ روح آئی بھی ہے، یہ فلاں آئی بھی ہے۔ تو یاد رکھیے تین باتیں آپ کے سامنے ہیں، ایسا دل جو تفقہ نہیں رکھتا، نمبر ایک حالات اور واقعات پر غور و فکر نہیں کرتا، یہ کیوں پینڈیمک ہے، یہ حالات کیوں بگڑے اس کو نہیں پتا، کر رہے تو کر رہے، حق جاننے کی طلب نہیں رکھتا، اور نصیحت کو قبول نہیں کرتا۔ اللہ تعالی ہمیں ایسے لوگوں میں شامل نہ کرے۔ آیت 180 سے 182، اللہ کو اچھے ناموں سے پکارو، وللہ الاسماء الحسنى فادعوه بها، اور اچھے اچھے نام اللہ ہی کے لیے ہیں، پس ان ناموں سے اللہ کو موسوم کیا کرو، اور ایسے لوگوں سے تعلق بھی نہ رکھو جو اس کے ناموں میں کج روی کرتے ہیں، ان لوگوں کو ان کے کیے کی ضرور سزا ملے گی۔ اللہ ہمیں ایسے معاملے سے بچا لے۔ اور ہماری مخلوق میں ایک جماعت ایسی بھی ہے جو حق کے موافق ہدایت کرتی ہے اور اس کے موافق انصاف بھی کرتی ہے، اور جو لوگ ہماری آیات کو جھٹلاتے ہیں ہم ان کو بتدریج گرفت میں لیے جا رہے ہیں اس طور پر کہ انہیں خبر بھی نہیں۔ 183 سے 188، قیامت کا علم اللہ کے پاس ہے، وہ املی لہم انی قیدی ان قیدی متین، اور میں ان کو مہلت دیتا ہوں، بے شک میری تدبیر بہت مضبوط ہے۔ کیا کبھی ان لوگوں نے غور بھی کیا اس بات پر؟ کیا کس بات پر؟ کہ ان کے ساتھی کو ذرا بھی جنون نہیں، وہ تو صرف ایک صاف صاف ڈرانے والے ہیں۔ اور کیا ان لوگوں نے غور نہیں کیا آسمانوں اور زمین کے عالم میں اور دوسری چیزوں میں جو اللہ نے پیدا کی، اور اس بات میں کہ ممکن ہے کہ ان کی اجل قریب ہی آ پہنچی ہو؟ پھر قرآن کے بعد کون سی بات پر یہ لوگ ایمان لائیں گے؟ 3 سیکنڈ غور کیجئے اس آیت پہ۔ قرآن پڑھنے کے بعد اب اور کون سی پی ایچ ڈی کریں گے آپ پر میں؟ اس سے اونچی تو کوئی کتاب نہیں جو ہدایت کی طرف بلائے۔ اگر اس کتاب کو پڑھ کر ہدایت نہیں ملی مجھے اور آپ کو، تو معذرت کے ساتھ مایوس ہو جائیے اپنی ہدایت سے۔ یہ مریض لا علاج ہے، اب اس کی موت ہوگی، اس کا ایمان مر گیا، ختم ہو گیا۔ اور بات یہ ہے کہ جس کو اللہ گمراہ کر دے اس کو کوئی راہ پر نہیں لا سکتا، اور اللہ تعالیٰ ان کو ان کی گمراہی میں بھٹکتے ہوئے چھوڑ دیتا ہے۔ ہونکے پھرتے ہیں، باولوں کی طرح پھرتے ہیں، دیوانوں کی طرح پھرتے ہیں۔ پچھلے ابھی تو پینڈیمک ہے، 1-1.5 سال پہلے پاکستان جب گئے تو ایک ایسا وقت گزرا کہ یعنی بس بات لمبی نہ ہو اور صرف مقصد بتانے کے کہ خواتین کیسے کپڑوں کے لیے درزیوں کے پاس ہونکی بھی پھرتی ہیں، میک اپ والوں کے پاس۔ اور میں سوچ رہی ہوں اس وقت بھی کہ 1-1.5 لاکھ کا جوڑا پہن کر وہ وجود جس کی اللہ کی نگاہ میں پتہ نہیں کیا قیمت ہے، اور سر عام پھر سب میں پھرنا، لا یفقہون فیہا۔ آج ایک عورت کو اس کا فہم ہی نہیں رہا، درزی ہنستے ہیں کہتے ہیں دیکھنا باجی ابھی کیا کریں گی، یہ دیکھنا، وہ مذاق کرتے ہیں۔ کوئی ایسا واقعہ میرے سامنے ہوا تو میں جب وہ یاد آ رہا ہے بعد میں ہنس رہے تھے پاگلوں کی طرح۔ اور ایک سٹور میں ایک ایسی جگہ تھی تو وہاں سے میں کسی کے ساتھ گزری تو پیچھے ایک سوٹ لٹکا ہوا تھا ایسی، میں نے دیکھا، میں نے کہا یہ کتنے کا ہے، 20,000 کی چٹ تھی اس پہ، ریگولر جوڑا جس کو آپ پارٹی ویئر کہیں، کوئی شادی والا جوڑا نہیں تھا، کڑھائی تھی۔ میں نے کہا میں نے غلط پڑھا، یہ 2,000 ہے کہ 20 ہے؟ تو میں نے ایسے جو ساتھی تھے پاس تو میں نے کہا یہ کوئی خریدتا، تو وہ دکاندار سن رہا تھا تو اس نے کہا باجی یہ کوئی ہولڈ کرا کے گیا، تبھی تو ہمارے پیچھے لگا ہوا ہے۔ میں نے کہا اچھا وہ ہولڈ کرا کے گئی؟ کہتے ہیں اس لیے کہ ایک اپنا لے گئی ہیں اور یہ اپنی سہیلی کے لیے گئی ہیں کہ اس کو دکھا کے آتی ہوں کہ کسی کو نہ دینا۔ لا یفقہون فیہا، میں اس پر کیا بولوں، پاگل ہیں، مرتے मर्दों की मेहनत की कमाइयां, खून पसीने की कमाइयां, 1 लाख का जोड़ा आप 1 घंटे 2 के लिए पहन के लगेंगे भी क्या, कितने? और कोई कपड़ों से तो नहीं खूबसूरत लगता? मेकअप ना करना आता हो तो आप जाके जहां से मर्जी बुद्धू भूत बन के आ जाए, और जिसको अच्छा लगना होता है वो तो वो सुर्खी पट्टी लगाकर ही कितना सज जाते हैं। लाज, आज की बेटियां शादी के वक्त पे क्या लाज अफका हुन नहीं बन जाती? 6 लाख करोड़, कितने का जोड़ा? 6 लाख का जोड़ा तो इधर आप लोगों ने मुझे बताया हुआ एक लड़की ने पहना है। आपके नॉर्वे की बातें हैं, आपके शहर में मुझे पता है कि 30-30 हजार क्रोन का जोड़ा बिकता है, एक एक जेवर। चलो जेवर कोई लेता है, कल बेच लेगा। आप आर्टिफिशियल 1 लाख रुपए का सेट लेकर दुल्हन को पहनाते हैं, क्या हो गया उम्मत को? अब देखिए वक्त ऊपर जा रहा है, लेकिन मैं क्या करूं? मैं अपने आप को माफ नहीं करूंगी, इसलिए नहीं करूंगी कि हमें अपने शोर को बेदार करना है। अंदर की खिड़कियां खोलिए। क्यों हर साल दौरे कुरान सुनते हैं हमारा? और जिन्होंने पहली दफा सुना है प्लीज वो माजरत के साथ, वो ना कुछ कहे। अगर कोई बच्ची सुन रही है जिसके भी शादी होनी है, वो 10 लाख का भी बना ले, मैं आपसे खुश हूं, क्योंकि आप अभी बच्ची हैं। हम हिदायत के एतबार से बड़ों की बात कर रहे हैं, और जिसको फिर अल्लाह गुमराह कर दे वो पलट नहीं सकता। ये लोग आपसे क्यामत के मुतालिक सवाल करते हैं कि इसका वकू कब होगा। आप फरमा दीजिए कि इसका इल्म सिर्फ मेरे रब के पास ही है, इसके वक्त पर इसके सिवा अल्लाह, इसके वक्त पर इसको सिवाय अल्लाह के कोई जाहिर ना करेगा। वो आसमान और जमीन में बड़ा भारी हादसा होगा, वो तुम पर महज अचानक आ पड़ेगी। वो आपसे इस तरह पूछते हैं गोया जैसे कोई आप इसकी तहकीकात कर चुके हैं। आप फरमा दीजिए कि इसका इल्म खास अल्लाह ही के पास है, लेकिन अक्सर लोग नहीं जानते। क्यामत आएगी तो क्या होगा, ये आज सोचने वाली बात है। आप फरमा दीजिए मैं खुद अपनी जात खास के लिए किसी नफे का इख्तियार नहीं रखता, ना किसी जरर का, मगर इतना ही कि जितना अल्लाह ने चाहा हो। और अगर मैं गैब की बातें जानता होता तो मैं बहुत मुनाफे हासिल कर लेता। देखिए लाज अफकाहून वाले लोग हैं जो नबियों के बारे में ये कहते हैं कि नबियों को सारा गैब पता था, अल्लाह जो बताता था बस वो बताता। नबी कह रहे हैं अगर मुझे होता तो फिर मैं, मुझे नुकसान तो ना होता, फिर वाकई आप उधर वो खाना तो ना खाते जिसमें जहर था। मैं तो महज डराने वाला और बिशारत देने वाला हूं इन लोगों को जो ईमान रखते हैं। अल्लाह हमारा नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में अकीदा भी दुरुस्त कर दे। याद रखिए ये फिक्र नहीं है, ये अकीदा। अल्लाह को उसका सही मुकाम दीजिए, रसूल को उसका सही दीजिए, फिर ही आपके बाकी सारे मामले दुरुस्त होंगे इंशाल्लाह। और अब आगे 189 से 190, औलादों को अल्लाह से जोड़ना है। कैसे जोड़ेंगे? पहले आप खुद जुड़ेंगे। आप अल्लाह के करीब आएंगे तो औलादे भी अल्लाह के आपके करीब आएंगी, तो खुद ही अल्लाह के करीब आ जाएंगी। देखिए फ्रंट सीट में बैठे हुए जितना आगे जाते हैं तो बैक सीट वाले भी तो उतना आगे चले जाते हैं ना सफर में। तो माँ बाप को अल्लाह के करीब होना पड़ेगा। कैसे? हुवल्लज़ी खलक़कुम मिन नफ़्सिन वाहिदा, वो अल्लाह है ऐसा जिसने तुमको एक तने वाहद से पैदा किया और इसी से इसका जोड़ा बनाया ताकि वो इसे अपने जोड़े से उन्स हासिल करे। देखिए घर में बीवी की सूरत में अल्लाह ने सुकून वाली चीज रख दी। आज इंसानियत सारी दुनिया घूमती है सुकून लेने के लिए, और सुकून नहीं मिलता, बीवी के पास सुकून है। और यहां नहीं बल्कि सूरह रोम में भी आप पढ़ेंगे लीता सुकून इलैहा। लेकिन जिसने बीवी की कदर ना की, जिसने बीवी को घर से निकाल दिया, या बीवी बीवी ना बनी, सुकून की मशीन ना बनी, तो आज पूरे खानदान मुआशरे देखिए कैसे बिलक रहे। औरत बेचारी सिंगल मदर की तरह अपने बच्चों को लेके पाल रही है जैसे बिल्लियां बच्चे लेके पालती हैं। क्या आज आपको इस सोसाइटी में अकेली औरतें बच्चे पालती नहीं दिखती? जब मर्द शहवत परस्त हो जाएंगे तो ऐसा ही होगा, घरों का सुकून बर्बाद होने के साथ। कभी भी याद रखिए कि आप दुनिया में खुश नहीं रहेंगे। तो ला यफ़क़हून है वो लोग जो घर की बीवी को छोड़कर बाहर की औरतों से नजरें अपनी मिलाते हैं। अब एक मिसाल दी जा रही है, फरमाया कि इसके जोड़े से उन्स हासिल करे। फिर जब मियां ने बीवी से कुर्बत हासिल की तो इसको हमल रह गया हल्का सा, सो वो इसको लिए वे चलती फिरती रही। फिर जब वो बोझल हो गई तो दोनों मियां बीवी अल्लाह से जो इनका मालिक है दुआ करने लगे कि अगर तुमने हमको सही सलामत औलाद दे दी तो हम खूब शुक्रगुजारी करेंगे। बस जब अल्लाह ने दोनों को सही सलामत औलाद दे दी तो अल्लाह की दी हुई चीज में वो दोनों अल्लाह के शरीक करार देने लगे। सो अल्लाह पाक है इनके शिर्क से। शौहर बीवी के ताल्लुक को यहाँ बहुत ही किनाये के साथ पेश किया गया, जिससे पता क्या चलता है कि औलादों को अल्लाह से जोड़ना है और अपने आप को भी अल्लाह से जोड़ना है। फिर आयत 191 से 198, शिर्क की कबाहतें। सूरत का एंड आप देखेंगे कितने स्ट्रांग मैसेज पे होगा। आयुश्रीकूना महला यखलुकु शैया, کیا ایسوں کو شریک ٹھہراتے ہیں جو کسی چیز کو پیدا نہ کر سکیں اور وہ خود ہی پیدا کیے گئے ہوں، اور وہ ان کو کسی قسم کی مدد نہیں دے سکتے اور وہ خود بھی مدد نہیں کر سکتے؟ اور اگر تم ان کو کوئی بات بتلانے کو پکارو تو تمہارے کہنے پر نہ چلے اور تم وہ خود بھی مدد نہ کر سکے تمہارے کہنے پر نہ چلے؟ تمہارے اعتبار سے دونوں امر برابر ہیں، خواہ تم ان کو پکارو یا خاموش رہو۔ اب دیکھیے کہ یہاں 193 میں ہدایت کی بات ہوئی ہے، تھوڑا سا اس پہ چند سیکنڈ لگائیے۔ ہدایت کی طرف پکارنے پر بھی کچھ لوگ نہیں آتے۔ کون ہوتے ہیں یہ لوگ؟ لا یفقہون وَإِن تَدْعُوهُمْ إِلَى الْهُدَى لَا يَتَّبِعُوهُمْ۔ اپنے آپ سے سوال کیجئے، میں بھی تو کئی سال ادھر ادھر رہی، اب اللہ نے جوڑا ہے تو میں نے پیچھے نہیں ہونا۔ یاد رکھیے رمضان ہدایت کی طرف آنے کا ایک موقع دیتا ہے، اگر یہ چلا گیا نا تو پھر آپ کو 21 کا انتظار کرنا پڑے گا، یا پھر کسی غم کے پڑنے کا، یا پھر کسی بہت بڑی نعمت کے ملنے کا۔ اللہ کالس دیتا ہے آپ کو، مجھے سیدھے ہو جاؤ، بندے بن جاؤ، ٹھیک ہو جاؤ، دنیا جس میں کھوئے ہو میں تمہاری ساری لے کے رکھ لوں گا ہاتھ میں، پھر کیا کرو گی؟ تو اسی زندگی انہی دنیا کی مصروفیات میں رہتے ہوئے رب کو راضی کرنا ہے ہم نے۔ واقعی تم اللہ کو چھوڑ کر جن کی عبادت کرتے ہو وہ بھی تم جیسے ہی بندے ہیں، بس ان کو پکارو، پھر ان کو چاہیے کہ تمہارا کہنا پورا کر دیں اگر تم سچے ہو۔ کیا ان کے پاؤں ہیں؟ اب وہ بت تھے نا، وہ بالکل 3D قسم کی ان کی اسٹیچوز بت تھے، ذرا ان کو ذہن میں لا کر ان آیتوں کا ترجمہ سنیے گا۔ بڑی خوبصورت سی مورتیاں رکھی ہوئی تھی انہوں نے خانہ کعبہ میں، تو اللہ تعالیٰ اسی کا تذکرہ کرتے ہیں۔ کیا ان کے پاؤں ہیں جن سے وہ چلتے ہوں، یا ان کے ہاتھ ہیں جن سے وہ کسی چیز کو تھام سکیں، یا ان کی آنکھیں ہیں جن سے وہ دیکھتے ہوں، یا ان کے کان ہیں جن سے وہ سنتے ہوں؟ آپ کہہ دیجئے، تم سب اپنے شرکاء کو بلا لو، پھر میری ضرر رسانی کی تدبیر کرو، یعنی مجھے تکلیف دو، نقصان کرو میرا، پھر مجھے ذرا مہلت نہ دو، یقیناً میرا مددگار اللہ تعالیٰ ہے جس نے یہ کتاب نازل فرمائی، اور وہ نیک بندوں کی مدد کرتا ہے۔ یہاں نوٹ کیجئے گا، دیکھیے اپنے ہاتھ سے بت کو تراشنا اور پھر اس سے مانگنا، لا یفقہون، دل نہیں مانتا۔ جب حضرت ام سلیم نے ابو طلحہ کو، جو صحابی بنے بعد میں، تبلیغ کی تو کہنے لگی کہ تو کیسا نہ سمجھ ہے، لکڑی کے بنے ہوئے بت کو پوچھتا ہے، اگر پوجنا ہے تو ترخان کو پوچھ جس نے اس کو تراشا، اور اگر نہیں تو پوجنا ہے تو کسان کو پوچھ جس نے درخت لگایا، تو اس کو پوجتا ہے کہ جس کو اٹھا کر کوئی پھینک دے لکڑی کو گند میں تو بھی وہ اٹھ نہ سکے۔ بس اس بات پہ دل کھل گیا، اللہ دل کھول دے۔ اپنے ہاتھوں کے بناؤں کو تم بلاتے ہو، تم کہتے نہیں اوپر والے کو بلا رہے ہیں، تو یہ کون ہے؟ پہلے ان کو نکالو پھر ہی اوپر والا تمہیں دکھے گا۔ تو یہ نا سمجھی کی باتیں ہیں، اللہ تعالیٰ نے اس کو یہاں پیش کر دیا آپ کے میرے سامنے۔ پھر فرمایا، اور تم جن لوگوں کی اللہ کو چھوڑ کر عبادت کرتے ہو تمہاری کچھ مدد نہیں کر سکتے اور نہ وہ اپنی مدد کر سکتے ہیں، اور ان کو اگر کوئی بات بتلانے کو پکارو تو اس کو نہ سنیں، اور ان کو آپ دیکھتے ہیں گویا کہ وہ آپ کو دیکھ رہے ہیں حالانکہ وہ کچھ نہیں دیکھتے، یعنی 3D جو ان کی مورتیاں ان کی طرف اشارہ ہے۔ تو کیا پتا چلا 198 میں، القلب الذی لا یعقل، لا یعقلون، جاہل دل۔ لوگ مائنڈ کرتے ہیں ان باتوں پہ، نہیں نہیں ہمارے ایسا کیوں کہیں، کسی کو کچھ مائنڈ کرنے کی اور کہنے کی ضرورت نہیں، اپنے عقل سے پوچھ لے تو انسان کو اس کا جواب تو اس میں سے مل جاتا ہے۔ تو کیا پتہ چلا کہ جاہل دل کون سا ہوتا ہے؟ جو ہدایت سے دور رہتا ہے اور ایمان کے نور سے خالی رہتا ہے۔ اور آیت 199 سے 203، جاہلوں سے نہیں الجھنا۔ دیکھیے بات پہنچا دیجئے، الجھنا چھوڑ دیں۔ خزل افواہ مربلور فیوار ادن الجاہلین، اب درگزر اختیار کریں، نیک کام کی تعلیم دیں اور جاہلوں سے کنارہ ہو جائیں، اور آپ کو اگر کوئی وسوسہ شیطان کی طرف سے آنے لگے تو اللہ کی پناہ مانگ لیا کریں، بلا شبہ وہ خوب سننے والا خوب جاننے والا ہے۔ یقیناً جو لوگ اللہ سے ڈرتے ہیں یا اللہ سے ڈرنے والے ہیں، جب ان کو کوئی خطرہ شیطان کی طرف سے آ جاتا ہے تو وہ یاد میں لگ جاتے ہیں، سو یکایک ان کی آنکھیں کھل جاتی ہیں۔ یہ ہے ہدایت کی طرف آنے والے ابتدائی لوگ، کہ کبھی کبھی آپ تھوڑی دور کے لیے پھر دوبارہ غلط چیزوں میں چلے جائیں تو بالکل نہ گھبرائیں، اللہ تعالیٰ آپ کو بعد میں مکمل طور پہ ان چیزوں سے نکال دے گا، شرط یہ ہے کہ آپ ہدایت کے سفر پہ چلتے رہیں۔ اور جو شیاطین کے تابع ہیں وہ ان کو گمراہی میں کھینچے لے جاتے ہیں، پس وہ باس نہیں آتے، اور جب آپ کوئی معجزہ ان کے سامنے ظاہر نہیں کرتے تو یہ لوگ کہتے ہیں، آپ پر کوئی معجزہ کیوں نہ لائے، آپ یہ معجزہ کیوں نہ لائے؟ आप कह दीजिए कि मैं इसकी पैरवी करता हूं जो मुझ पर मेरे रब की तरफ से हुक्म भेजा गया। जो हुक्म भेजा गया है ये गोया बहुत सी दलीलें हैं तुम्हारे रब की तरफ से और हिदायत और रहमत इन लोगों के लिए जो ईमान रखते हैं। दिल से अपने लिए दुआ मांगिए हिदायत की। ए अल्लाह, रोजे से कुरान पढ़ रहे हैं, रमजान का महीना है, मुझे हिदायत दे दे। एहदिना सिरातल मुस्तकीम, मैं जिस जिस मामले में बेहिदायती हूँ मुझे उसकी हिदायत दे दे। और अब आखिरी आयतें हैं सूरत की, आयत 204 से 205, कुरान सुनने का अदब। व इज़ा कुरियल कुरान फस्तमियू लहू, क्या पता चला कि कुरान क़यामत तक के लिए बसीरत है, कुरान हिदायत और रहमत है और एक जामे निज़ाम हयात है। आयत 203 में हमने देख लिया, हाज़ बसाइर मिन रब्बिकुम व हुदा व रहमतुल लिक़ौमिन यूमिनून। अब सुनिए, और जब कुरान पढ़ा जाया करे तो इसकी तरफ कान लगा दिया करो और खामोश रहा करो, उम्मीद है कि तुम पर रहमत हो। और ऐ शख्स, अपने रब की याद किया कर कि अपने दिल में आजजी के साथ और खौफ के साथ और जोर की आवाज की निस्बत कम आवाज के साथ सुबह और शाम और अहले गफलत में से मत होना। और आखिरी आयत 206, यहाँ पहला सजदा आ रहा है तिलावत के एतबार से, कोई करना चाहे तो कर भी सकता है, फर्ज नहीं है, बाद में भी कर सकते हैं, थोड़ा सा अपनी जगह पे झुकना भी, इसकी भी हमें मिलती है बात, लेकिन असल बात है कि इस वक्त दिल को झुकाते हुए हम ये सुनेंगे कि हमारे दिल इस पे झुक जाए। फरमाए इन्नल्लज़ीना इंदा रब्बिका ला यस्तकबिरून, यकीनन जो तेरे रब के नज़दीक हैं वो इसकी इबादत से तकब्बुर नहीं करते और इसकी पाकी बयान करते हैं और इसको सजदा करते हैं। तो देखिए क्या खूबसूरत पैगाम पे सूरत अल अराफ मुकम्मल होती है। अगर आपको याद हो तो सूरत अल अनाम के बिल्कुल शुरू में हमने बात देखी थी कि जब अल्लाह ताला की तरफ से किसी कौम को पैगाम मिलता और वो किताब नहीं मानते तो फिर अजाब आ जाता है। तो यहाँ गोया के एंड पे दोबारा अल्लाह ताला ने झुकने की बात करके बता दिया कि अल्लाह की पकड़ से बचने का यही रास्ता है। आगे सूरत अल अनफाल शुरू होती है, बहुत ही मुख्तलिफ मिजाज है सूरत अल अनफाल से। पीछे आप ये कह लीजिए कि सूरत अल अनाम अल आराफ ये जोड़ा थी, दोनों में एक मिंजार और तफसीर थी। इसी तरह सूरत अनफाल और इससे अगली सूरत जो अगले पारों में आएगी सूरत तौबा, ये दोनों भी जोड़ा है। नबी सल्लम की मदनी दौर की जंगों के बेशतर हालात इनमें हैं। इंशाल्लाह कल हम इस पे बात करेंगे पारे के आगाज में। अभी चलते हैं इसके तर्जमे पे। इसमें सिर्फ इसकी पहली 1 से 40 तक की आयतें और तरतीब के एतबार से सूरत अल अनफाल सूरत नंबर 8 है। इसके मजामीन देखें, गोया कि इन दो सूरतों में जो खास तौर पर अब शुरू हो रही हैं सीरत रसूल पढ़ रहे हैं हम, और आपको मौका भी दे अल्लाह और मैं भी दावत दूंगी कि सीरत भी आपने सीखनी है इंशाल्लाह, नियत कर लीजिए बस। अतीउल्लाह और अतीउ रसूल की दावत है। ईमान वालों की खूबी है कि कुरान सुनकर रो पड़ते हैं। अल्लाह हक को हक करता है और अल्लाह की मदद और गलबे का वादा मशरूत है। अल्लाह और रसूल की बात को खुशी से मानना, यानी रोते धोते इबादत नहीं करनी और इताअत खुशी से करनी है। अल्लाह की पुकार सुन के लब्बैक अल्लाहुम्मा लब्बैक कहना है, और अल्लाह से डरने वाला हक और बातिल को पहचान सकता है। इस्तग़फार करने वाले अल्लाह की पकड़ से बचे रहते हैं, अल्लाह हमें इस्तग़फार की तौफीक दे। और दीन को गालिब करना है और दीन की सरबुलंदी की कोशिश करना है, कैसे यह हम इस सूरत में सीखेंगे इंशाल्लाह। शुरू करते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम। यसअलूनका अनिल अनफाल, पहली आयत, टॉपिक लिखी अतीउल्लाह व अतीउर्रसूल। ये लोग आपसे गनीमतों का हुक्म दरियाफ्त करते हैं, आप फरमा दीजिए कि ये गनीमतें अल्लाह की हैं और रसूल की। बस तुम अल्लाह से डरो और अपने वाहमी ताल्लुकात की इस्लाह करो और अल्लाह और उसके रसूल की इताअत करो अगर तुम ईमान वाले हो। देखिए, सहाबा कराम के लिए गज़वे बदर एक बिल्कुल पहला मौका था, जब उसमें माल गनीमत हासिल हुआ तो सवाल उठा कि इन पैसों का क्या करें। कहा खामोश हो जाओ, पैसों की बातों की बात करने से पहले अपने ताल्लुकात ठीक करो। वस्तिहु ज़ात बैनिकुम, ये है किरदार साजी। साहबा कराम को मिसाल बना के हम सबको बता दिया कि दीन के काम का शौक है अगर तो पहले अपने ताल्लुकात दुरुस्त करो, दिल ठीक करो और ला यफ़क़हून की कैफियत से निकलो और अल्लाह और उसके रसूल की बात दिल की खुशी से मानो। आयत 2-5, ईमान वालों की खूबियां। इन्नमल मोमिनून अल्लज़ीना इज़ा ज़ुकिरल्लाह, بس ایمان والے تو ایسے ہوتے ہیں کہ جب اللہ تعالیٰ کا ذکر آتا ہے تو ان کے قلوب ڈر جاتے ہیں، اور جب اللہ تعالیٰ کی آیتیں ان کو پڑھ کر سنائی جاتی ہیں تو وہ آیتیں ان کے ایمان کو اور زیادہ کر دیتی ہیں، اور وہ لوگ اپنے رب پر توکل کرتے ہیں جو کہ نماز کی پابندی کرتے ہیں اور ہم نے ان کو جو کچھ دیا اس میں سے خرچ کرتے ہیں. سچے ایمان والے یہ لوگ ہیں، ان کے بڑے درجے ہیں، ان کے رب کے پاس اور مغفرت اور عزت کی روزی ہے. اللہ تعالیٰ ہمیں ایسے ہی لوگوں میں شامل کر دے. اب یہاں سے غزوہ بدر کا قصہ ہے. جیسا کہ آپ کے رب نے آپ کے گھر سے حق کے ساتھ آپ کو روانہ کیا، اور مسلمانوں کی ایک جماعت اس کو گراں سمجھتی تھی، بوجھل لگتا تھا، کیونکہ لوگوں کو اکثر اللہ کے راستوں میں نکلنا مشکل لگتا ہے. آیت 6-10، اللہ تعالیٰ حق کو حق کرتا ہے. یجادلونک فی الحق کی بادی ماں، وہ اس حق کے بارے میں اس کے بعد کہ اس کا ظہور ہو گیا آپ سے اس طرح جھگڑ رہے تھے کہ گویا کوئی ان کو موت کی طرف ہانکے لیے جاتا ہے اور وہ دیکھ رہے ہیں. یا میں آپ کو ایک ہلکی سی دعوت دے دوں کہ آپ کی وہ دوستیں، وہ ساتھی جو ابھی تک بھی شامل نہیں ہوئے، کل اور پرسوں، خاص طور پہ کل کے پارے کن کو دعوت دیجیے، کیونکہ جو سورۃ الانفال اور پھر التوبہ ہم شروع کریں گے اور پھر اگلے دن پوری ہوگی، یہ آپ کو ایمانی طور پہ ایک دم ایک بوسٹ اپ دے دیتی ہیں. تو ہدایت کی طلب والوں اور جن کی ہدایت کی آپ طلب کرتے ہیں، پیار محبت سے ان کی افطاری بنا کر گھر بھیج دیجئے، لیکن ان کو دعوت دیجئے کل کے پارے کو سننے کی، اور ان کو بتا کر کہیں آپ سننا نہ بھول جائیے، اور اپنے بھی انشاءاللہ اس پہ اپنے آپ کو رکھنا ہے. تو کیا پتا چلا؟ آیت 6-10، یجادلون فی الحق کی، اللہ حق کو حق کرتا ہے. کیسے؟ وہ اس حق کے بارے میں اس کے بعد کہ اس کا ظہور ہو گیا آپ سے اس طرح جھگڑ رہے تھے گویا کوئی ان کو موت کی طرف ہانکے جاتا ہے اور وہ دیکھ رہے ہیں. اور تم لوگ اس وقت کو یاد کرو جبکہ اللہ تعالیٰ تم سے ان دو جماعتوں میں سے ایک کا وعدہ کرتا تھا کہ وہ تمہارے ہاتھ آ جائے گی، اور تم اس تمنا میں تھے کہ غیر مسلح جماعت تمہارے ہاتھ آ جائے، اور اللہ تعالیٰ کو یہ منظور تھا کہ اپنے احکام سے حق کا حق ہونا ثابت کر دے اور ان کافروں کی جڑ کاٹ دے، تاکہ حق کا حق اور باطل کا باطل ہونا ثابت کر دے، گو یہ مجرم لوگ ناپسند ہی کریں. انشاءاللہ کل شروع میں ہم غزوہ بدر پہ ایک چھوٹا سا نوٹ لیں گے. اس وقت کو یاد کرو جبکہ تم اپنے رب سے فریاد کر رہے تھے، پھر اللہ نے تمہاری سن لی کہ تم میں سے 1,000 فرشتوں سے مدد دوں گا، کہ تم کو 1,000 فرشتوں سے مدد دوں گا جو لگاتار چلے آئیں گے. دشمن کی تعداد جہاں 1,000 تھی، تو شروع میں اللہ نے کہا کوئی بات نہیں، 1,000 لوگ آ رہے ہیں، میں تمہیں 1,000 فرشتے دے دوں گا. اس طرح سے اللہ لاڈ دیکھتا ہے اپنے لوگوں کے، جو اللہ کے رستوں میں نکل آتے ہیں نا، اللہ پھر ان کے سب وہ کرتا ہے جو بندہ سوچ بھی نہیں سکتا. اور باقی رہ گئے فرشتے، تو فرشتوں نے تھوڑی کچھ کرنا ہے، یہ تو صرف کیوں ہے. اور اللہ تعالیٰ نے یہ امداد محض اس لیے کی کہ بشارت ہو، تاکہ تمہارے دلوں کو قرار ہو جائے، اور مدد تو صرف اللہ کی طرف سے جو کہ زبردست حکمت والا، یعنی فرشتوں کے بغیر ہی دشمنوں کو ہلاک کر دے اس کے لیے ہے ممکن، لیکن وہ تو تمہیں تسلیاں دینے کے لیے، سکینت کے لیے فرشتے نازل کرتا ہے. آیت 11-19، اللہ کی مدد اور غلبے کا وعدہ. اس یغشیکم النعاس امنہ، اس وقت کو یاد کرو جبکہ اللہ تعالیٰ تم پر اونگ جاری کر رہا تھا اپنی طرف سے چین دینے کے لیے، اور تم پر آسمان سے پانی برسا رہا تھا کہ اس پانی کے ذریعے سے تم کو پاک کر دے، اور تم سے شیطانی وسوسے کو دور کر دے، اور تمہارے دلوں کو مضبوط کر دے، اور تمہارے پاؤں جما دے. اللہ اکبر کبیرہ. اللہ کے رستوں میں آپ نے اس کو کئی دفعہ آزمایا ہوگا کہ اللہ غیب سے ایسے اسباب بنا دیتا ہے کہ آپ کی ہر ضرورت پوری ہو جاتی ہے. اس وقت کو یاد کرو جبکہ آپ کا رب فرشتوں کو حکم دیتا تھا کہ میں تمہارا ساتھی ہوں، بس تم ایمان والوں کی ہمت بڑھاؤ، میں بھی کفار کے قلوب میں روب ڈالے دیتا ہوں، بس تم گردنوں پر مارو اور ان کی پور پور کو مارو. یہ اس بات کی سزا ہے کہ انہوں نے اللہ کی اور اس کے رسول کی مخالفت کی، اور جو اللہ کی اور اس کے رسول کی مخالفت کرتا ہے، بس بے شک اللہ تعالیٰ سخت سزا دینے والا ہے. سو یہ سزا چکھو اور جان رکھو کہ کافروں کے لیے جہنم کا عذاب مقرر ہے. اے ایمان والو، جب تم کافروں سے دو بدو، یعنی آمنے سامنے، فیس ٹو فیس مقابل ہو جاؤ، تو ان سے پشت مت پھیرنا، یعنی اللہ کے کاموں سے پشت پھیرنا کبیرہ گناہ ہے. اور جو شخص ان سے اس موقع پر پشت پھیرے گا، مگر ہاں جو لڑائی کے لیے پینترا بدلتا ہو، یا جو اپنی جماعت کی طرف پناہ لینے آتا ہو، وہ مستثنا ہے. دعا کیجئے اللہ ہمیں کبھی نیکیوں کے کاموں سے پیچھے ہونے والا نہ بنائے. باقی جو ایسا کرے گا وہ اللہ کے غضب میں آ جائے گا اور اس کا ٹھکانہ دوزخ ہوگا, وہ بہت بری جگہ ہے. بس تم نے انہیں قتل نہیں کیا لیکن اللہ نے ان کو قتل کیا, اور آپ نے خاک کی مٹھی نہیں پھینکی بلکہ اللہ تعالیٰ نے پھینکی, اور تاکہ مسلمانوں کو اپنی طرف سے ان کی محنت کا خوب عوض دے. بلا شبہ اللہ تعالیٰ خوب سننے اور خوب جاننے والا ہے. نبی صلی اللہ علیہ وسلم کی مٹھی کے کنکروں کو اللہ نے بلٹ بنا کر دشمنوں کی آنکھوں میں ڈال دیا. تو دین میں جہاں ریسورسز اور اسباب کم ہو جائیں وہاں اس واقعے کو یاد کر لیجئے. آیت نمبر 18. ایک بات تو یہ ہوئی اور دوسری بات یہ ہے کہ اللہ تعالیٰ کو کافروں کی تدبیر کو کمزور کرنا تھا. اگر تم لوگ فیصلہ چاہتے ہو تو وہ فیصلہ تمہارے سامنے آ موجود ہوا, اور اگر باز آ جاؤ تو یہ تمہارے لیے نہایت خوب ہے, اور اگر تم پھر وہی کام کرو گے تو ہم بھی پھر وہی کام کریں گے, اور تمہاری جمعیت تمہارے ذرا بھی کام نہ آئے گی, اور گو کتنی زیادہ ہو. اور واقعی بات یہ ہے کہ اللہ تعالیٰ ایمان والوں کے ساتھ ہے. اللہ بھی ہمارا ساتھ دے دے اور ہمیں ایمان والا بنا دے. آیت 20 سے 23. اللہ اور رسول کی بات خوشی سے ماننا. یا ایھا الذین آمنوا اطیعوا اللہ ورسولہ. ایمان والو اللہ اور اس کے رسول کا کہنا مانو, اور اس کا کہنا ماننے سے روگردانی مت کرو, اور تم سن لیتے ہی ہو. اور تم ان لوگوں کی طرح مت ہونا جو دعویٰ تو کرتے ہیں کہ ہم نے سن لیا حالانکہ وہ سنتے سناتے کچھ نہیں. آپ بھی دیکھ لیجئے بیچ میں کہیں سو گئے تھے تو ان آیتوں کو دوبارہ سن لیں. بے شک بدترین مخلوق اللہ کے نزدیک وہ لوگ ہیں جو بہرے ہیں گونگے ہیں جو کہ ذرا نہیں سمجھتے, اور اگر اللہ تعالیٰ ان میں کوئی خوبی دیکھتا تو ان کو سننے کی توفیق دیتا, اور اگر ان کو اب سنا دے تو ضرور روگردانی کریں گے بے رخی کرتے ہوئے. اللہ تعالیٰ ہمیں ایسے لوگوں میں نہ کرے کہ دریا کے پاس سے بھی خالی ہوں, خشک ہونٹوں کے اٹھیں. اور آگے اب آپ کے دل کے اوپر ایک پکار پڑنے لگی اپنے پیارے مالک کی طرف سے. آیت 24 سے 28. لبیک اللہم لبیک. کب کہنا ہے آپ نے؟ حج پہ جا کے؟ نہیں, اس آیت کو سن کے. یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول. اے ایمان والو, تم اللہ اور رسول کے کہنے کو بجا لاؤ جبکہ رسول تم کو تمہاری زندگی بخشیش کی طرف بلاتے ہوں. وہ کیا ہے؟ اللہ کا راستہ, اللہ کے رستے کی دعوت. اور جان رکھو کہ اللہ تعالیٰ آدمی کے اور اس کے قلب کے درمیان آڑ بن جایا کرتا ہے, اور بلا شبہ تم سب کو اللہ ہی کے پاس جمع ہونا ہے, اور تم ایسے وبال سے بچو کہ جو خاص انہی لوگوں پر واقع نہ ہوگا جو تم میں سے ان گناہوں کے مرتکب ہوئے ہیں. اور یہ جان رکھو کہ اللہ سخت سزا دینے والا ہے. اور اس حالت کو یاد کرو جب کہ تم زمین میں قلیل تھے. ذرا سپنے پر لے, ہم بھی ایک وقت تھا بڑی چھوٹی سی امت تھے, اب تو اللہ نے اتنی وسعت دی 2 بلین ہو گئے مسلمان. کمزور شمار کیے جاتے تھے, اس اندیشے میں رہتے تھے کہ تم کو لوگ نوچ کھسوٹ نہ لے. سو اللہ نے تم کو رہنے کی جگہ دی, اور تم کو اپنی نصرت سے قوت دی, اور تم کو نفیس چیزیں عطا فرمائی. کیوں بھلا؟ تاکہ جشن مناؤ؟ نہیں, لعلکم تشکرون, تاکہ تم شکر کرو. اے ایمان والو, تم اللہ اور رسول کے حقوق میں جانتے بوجھتے خیانت مت کرو. کہاں ہوتی ہے یہ خیانت؟ دین کے کاموں میں, اور نماز میں, اور عبادات میں کمی بیشی میں, اور اپنے قابل حفاظت چیزوں میں خیانت مت کرو. اور اپنی قابل حفاظت چیزوں میں خیانت مت کرو, اور تم جانتے ہو. اور تم اس بات کو جان رکھو کہ تمہارے اموال اور تمہاری اولادیں کی امتحان کی چیز ہے, اور اس بات کو بھی جان رکھو کہ اللہ تعالیٰ کے پاس بڑا بھاری اجر ہے. ذرا سے اپنے بچوں کو تصور میں لائیے اس آیت کو سن کر. اور 29 سے 32. اللہ سے ڈرنے والا حق اور باطل کو پہچان سکتا ہے. یا ایھا الذین آمنوا ان تتقوا اللہ. اے ایمان والو, اگر تم اللہ سے ڈرتے رہو گے تو اللہ تعالیٰ تم کو ایک فیصلہ کن چیز دے گا, اور تم سے تمہارے گناہ دور کر دے گا, اور تم کو بخش دے گا, اور اللہ تعالیٰ بڑے فضل والا ہے. یہ فرقان مانگی آج اللہ سے. لا یفقہون والے دلوں سے نکل کر اللہ فرقان والے دل بنا دے. مجھے اپنی غلطیاں خود ہی دکھ جائیں, مجھے غلط چیزیں خراب چیزیں خود بھی دکھ جائیں. اور اس واقعے کا بھی ذکر کیجئے جبکہ کافر لوگ آپ کی نسبت تدبیر سوچ رہے تھے کہ آپ کو قید کر لیں, یا آپ کو قتل کر ڈالیں, یا آپ کو خارج وطن کر دیں. نفس سلم کی جان لینے کی کوششیں, یہ ہے لا یفقہون والے دل. وقت کے نبی مخلص سب سے پیارے انسان کی جان لینے کی کوششیں کرنا, یہ کوئی عقل مندی کی بات تو نہیں تھی. پھر دیکھیں اللہ کیسے بچاتا ہے اپنے نبی کو, اور وہ تو اپنی تدبیریں کر رہے تھے اور اللہ اپنی تدبیر کر رہا تھا, اور سب سے زیادہ مستحکم تدبیر والا اللہ ہے. اور جب ان کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں تو کہتے ہیں کہ ہم نے سن لیا, اگر ہم چاہیں تو اس کے برابر ہم بھی کہہ دیں, یعنی یہ کون سا بڑا کام ہے. تقابل پہ آ جاتے تھے, یہ تو کچھ بھی نہیں, صرف بے سند باتیں ہیں جو پہلوں سے منقول چلی آ رہی ہیں. اور جبکہ ان لوگوں نے کہا کہ اللہ, اگر یہ قرآن آپ کی طرف سے واقعی ہے تو ہم پر آسمان سے پتھر برسا, ہم پر کوئی دردناک عذاب واقع کر دے. دیکھیے کتنا نہ سمجھتا ابو جہل, یہ دعا کر کے نکلا تھا بدر کے لیے, کبھی وہاں عذاب کی بجائے قرآن مانگ لیتا, ہدایت مانگ لیتا تو اللہ نے اس کو بھی ہدایت دے دینی تھی, تو اپنے لیے ہدایت مانگیے. اور جبکہ ان لوگوں نے کہا اللہ, اگر یہ قرآن آپ کی طرف سے واقعی تو ہم پر آسمان سے پتھر برسا یا ہم پر کوئی دردناک عذاب واقع کر دے, اللہ نے کیا جواب دیا؟ آیت 33 سے 35, استغفار کرنے والے اللہ کی پکڑ سے بچے رہتے ہیں. کر لیجئے ایک بار استغفار, استغفر اللہ ربی من کل ذنب و اتوب الی, وما کان اللہ لیعذبہم وانت فیہم, اور اللہ تعالیٰ ایسا نہ کرے گا کہ ان میں آپ کے ہوتے ہوئے ان کو عذاب دے, اور اللہ ان کو عذاب نہ دے گا اس حالت میں کہ وہ استغفار بھی کرتے ہوں. اور ان میں کیا بات ہے کہ ان کو اللہ تعالیٰ سزا نہ دے, حالانکہ وہ لوگ مسجد حرام سے روکتے ہیں, جبکہ وہ لوگ اس مسجد کے متولی نہیں, اس کے متولی تو سوائے متقیوں کے اور لوگ نہیں, لیکن ان میں اکثر لوگ علم نہیں رکھتے. اور ان کی نماز کعبہ کے پاس صرف یہ تھی, سیٹیاں بجانا اور تالیاں بجانا. سو اپنے کفر کے سبب اس عذاب کا مزہ چکھو. ذرا سا اس پہ بھی کہہ دو لا یفقہون, آج بھی کچھ لوگ عبادت کے نام پہ تالیاں پیٹتے ہیں, سیٹیاں بجاتے ہیں اور گنگناتے ہیں. اللہ ایسے لوگوں کو صحیح فقہ دے دے, دین کی سمجھ دے دے. 36 سے 37, دین کو غالب کرنا ہے. بولیے انشاءاللہ. ان الذین کفروا ينفقون اموالہم, بلا شبہ یہ کفار اپنے مالوں کو اس لیے خرچ کر رہے ہیں کہ اللہ کی راہ سے روکیں. سو یہ لوگ تو اپنے مالوں کو خرچ کرتے ہی رہیں گے, پھر وہ مال ان کے حق میں باعث حسرت ہو جائیں گے. تو ہمارا عمل کیا ہونا چاہیے؟ کہ وہ اللہ کے راستے سے روکنے پہ خرچ کرتے ہیں تو ہم اللہ کے راستے کی طرف بلانے پہ خرچ کریں. یہ دعا کیجئے کہ اللہ دلوں کو یہ سمجھ دے دے, پھر مغلوب ہو جائیں گے اور کافر لوگوں کو دوزخ کی طرف جمع کیا جائے گا, تاکہ اللہ تعالیٰ ناپاک کو پاک سے الگ کر دے اور ناپاکوں کو ایک دوسرے سے ملا دے, بس ان سب کو اکٹھا ڈھیر کر دے, پھر ان سب کو جہنم میں ڈال دے. ایسے لوگ پورے خسارے میں ہیں. اس آیت پہ آ کے ہمیشہ مجھے لگتا ہے جیسے ٹریش کو ڈمپ کرتے ہیں, آگ لگاتے ہیں نا. جن لوگوں نے مقصد حیات کو نہ سمجھا, لا یفقہون والے دل تھے, ان کو اللہ آخر میں جہنم میں ٹریش کر دے گا, آگ لگا دے گا. اور آیت 38 سے 40, آخری آیتیں ہیں پارے کی. عفو درگزر کرنا خوشی کا راز ہے. قل للذین کفروا ان ینتہوا, آپ ان کافروں سے کہہ دیجئے کہ اگر یہ لوگ باز آ جائیں تو ان کے سارے گناہ جو پہلے ہو چکے ہیں سب معاف کر دیے جائیں گے, اور اگر یہ اپنی وہی عادت رکھیں گے تو کفار یعنی جو پہلے ہو گزرے ان کے حق میں قانون نافذ ہو چکا ہے. اور تم ان سے اس حد تک لڑو کہ ان میں فساد عقیدہ نہ رہے اور دین اللہ ہی کا ہو جائے, پھر اگر یہ باز آ جائیں تو اللہ تعالیٰ ان کے اعمال کو خوب جانتا ہے یا خوب دیکھتا ہے, اور اگر وہ گردانی کریں تو یقین رکھیں کہ اللہ تمہارا کارساز ہے اور وہ بہت اچھا کارساز ہے اور بہت اچھا مددگار ہے. وَإِن تَوَلَّوْا فَاعْلَمُوا أَنَّ اللَّهَ مَوْلَاكُمْ نِعْمَ الْمَوْلَى وَنِعْمَ النَّصِيرُ, تو بندہ مومن اللہ تعالیٰ پہ نظریں رکھتا ہے اور پھر اس کو پتا چلتا ہے کہ میرا رب مجھے کافی ہے. تو دیکھ لیجئے پورے پارے کے اندر آپ نے کس طریقے سے سینکڑوں مضامین ایسے تھے کہ جس کو ہم نے صرف ٹچ کیا. اللہ تعالیٰ ہمیں اس کو مزید سیکھنے کا وقت دے. ایک جملہ اور سن لیجئے, بلکہ دو جملے, ایک شعر. عالم ہے فقط مومن جاں باز کی میراث, مومن نہیں جو صاحب لو لاکھ نہیں ہے. علامہ اقبال اس پارے کی نظر کیا کہتے ہیں, कि सिर्फ अगर दुनिया के अंदर ही जीना है तो मोमिन तो नहीं है, उसको तो फिर आसमान से ऊपर दूसरे जहां को भी देखना है, उसको अल्लाह के दिए हुए फैसले तकदीर के मामलात को भी कबूल करना है। अल्लाह ताला हम सब से राजी हो। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।